الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. اللهم أرنا الحق حقا وارزقنا اتباعه، اللهم أرنا الباطل باطلا وارزقنا اجتنابه، آمين يا رب العالمين. السلام عليكم ورحمة الله وبركاته. الحمد لله، كيف هي آپ لوگ سب؟ جی कैसे हैं आप सब आज? अल्हम्दुलिल्लाह, हर दिन की तरह फ्रेश और मोटिवेटेड, माशाल्लाह, वक्त पर मौजूद, अल्हम्दुलिल्लाह। जी अल्हम्दुलिल्लाह रब्बिल आलमीन, इंशाल्लाह ऐसा कहते हैं। जी अल्हम्दुलिल्लाह, मैं भी खैरियत से हूँ, अल्लाह ताला का शुक्र। इंशाल्लाह हम लोग अपना रिकैप स्टार्ट करते हैं फौरन से। आप लोग सब रेडी होंगे? उन सारे मैसेज को याद दहानी कराते हैं अपने आप को कि जिन्होंने इंशाल्लाह ताला हमारे अमल को बदलना भी है और फिर उसमें इंशाल्लाह ताला इस्तकामत भी आ जाए। बिल्कुल ठीक है, तो इंशाल्लाह हम लोग शुरू करते हैं। ऐसा कहते हैं कि आज इंशाल्लाह सूरह तौहा से स्टार्ट करेंगे, ठीक है, अपना रिकैप। और एक माशाल्लाह बहुत खूबसूरत सूरह तौहा, और इसमें इतने ढेर सारे हम सब के लिए मैसेजेस हैं, तो इंशाल्लाह हम शुरू करते हैं। अऊज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। आया नंबर 2 के अंदर हम देखते हैं इस आयत से हमें क्या बात समझ आती है कि जो शख्स कुरान पढ़ता है उसकी जिंदगी में क्या चेंज आता है। जी कुरान पढ़ने की वजह से क्या चेंज आता है हमारी जिंदगियों में, ये बताएं। ये वो सबक है नीचे जो हमने इस आयत से सीखा है। आसानी आती है, यानी कि ये कुरान की क्लासेस या ये कुरान का पढ़ना, इसको याद करना मुश्किल करने के लिए नहीं है, बल्कि हमारी अपनी आसानी के लिए है। दुनिया की आसानी भी और आखिरत की भी आसानी। दुनिया में कैसे आसानी मिलती है हमें? सूरतु तौहा, दुनिया में आसानी कैसे मिलती है? आखिरत में तो अल्हम्दुलिल्लाह हमें पता है कि निजात का जरिया यही है, यही वो मजबूत रस्सी जिसको पकड़ के आखिरत में हम सक्सीड करेंगे, कामयाब होंगे। तो दुनिया में कैसे इससे आसानी मिलती है? कुरान पर अमल करके। तो कैसे हमें, क्या कुरान पर अमल करने से मिलता है? जी क्या फिर हमें मिलता है इससे? सुकून मिलता है, खुशी मिलती है, हमारे वक्त में बरकत पड़ जाती है, और सिर्फ इस काम के करने की वजह से हमारी दुनिया भी बड़ी ऑर्गेनाइज्ड हो जाती है। हमें इतना वक्त मिल जाता है कि हम अपने घर की बाकी सब कामों को भी मेंटेन कर लें, है ना। कुरान किसी को मुश्किल में नहीं डालना चाहता। और फिर आप देखें कि आप में से भी बहुत सारे लोगों ने एक्सपीरियंस किया होगा कि फिर बहुत सारे लोग हैरान होते हैं कि आप ये सब कुछ कैसे करते हैं, या अगर आप इतने देर तक क्लास भी लेते हैं और इस तरह से काम करते हैं तो कैसे मैनेज करते हैं। तो ये इसमें हमारा कोई कमाल नहीं है, बल्कि ये सब अल्लाह ताला के इस कलाम की बरकत है कि जिसकी वजह से सब बहुत अच्छे से मैनेज हो जाता है। तो उन सब के लिए भी मैसेज कि जो अभी तक कभी कुरान को इतने, एक कहते हैं ना कि कोर्स में पढ़ना और एक उस्ताद से पढ़ना, उसकी बात ही अलग होती है। तो जाहिर है कि उसके अंदर जब अपना टाइम लगाते हैं तो उससे हमें सिर्फ फायदा ही मिलेगा इंशाल्लाह ताला। सुकून मिलता है, दुनिया आखिरत की कामयाबी मिलती है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। और फिर ये कलाम है इतना बेस्ट, यानी कि इसकी सोर्स भी देखें तो वो भी कितनी बेहतरीन है। खुशकिस्मती है कि जो लोग इसके साथ में अपना वक्त गुजार सकते हैं। फिर उसके बाद हम मूसा अलैहिस्सलाम का किस्सा देखते हैं इस सूरह के अंदर बहुत तफसील के साथ। तो सबसे पहली बात ये कि मूसा अलैहिस्सलाम कोई अपने फायदे की चीज लेने गए थे, और वहां उनको क्या चीज मिली? जी मूसा अलैहिस्सलाम क्या चीज लेने गए थे जो कि उनकी अपने दुनिया के फायदे की कोई चीज थी? कि जैसे कि वो सोच रहे थे ना कि कोई आग मिल जाए या कोई ऐसा उनको एक तरह से हेल्प मिल जाए, और वहां उनको क्या मिल गया? नबूवत मिल गई, अल्लाह ताला से मुलाकात, यानी कि वो जो बात की उन्होंने, कितनी बड़ी नेमत उनको मिल गई। अल्लाह ताला उनसे कलाम किया, अल्लाह ताला ने उनको चुन लिया अपनी जात के लिए। इस चीज से हमें क्या बात समझ में आती है? जी इस पॉइंट से, इस नुक्ते से हमें क्या बात समझ में आती है? जी अल्लाह सुभान ताला का कुर्ब, अल्लाह सुभान ताला का कुर्ब। और ये कि बहुत दफा हम अपनी दुनिया के बहुत सारे प्लान्स कर रहे होते हैं, लेकिन अल्लाह ताला को पता होता है कि हमारे उन प्लान से कितनी बड़ी खैर निकल सकती है। तो हो सकता है कि वही दुनिया के दो ए और बी प्लान होते हैं, जैसे कि हम पढ़ रहे थे ना कल, एक सिस्टर कैसे वो कल या परसों की बात है कि वो कैसे किसी अपने बाकी सारे दुनियावी कामों से रुक गई और फिर उनके पास ये मौका मिल गया कि वो इस तरह से लोगों को मोटिवेट कर सकें या खुद इस ईमान को पा सकें। अल्लाह का कुर्ब, दुआ करें कि अल्लाह ताला हमें भी चुन ले। बिल्कुल, अल्लाह ताला हमें भी चुन ले, बिल्कुल सही। और फिर उसके बाद हम आगे जब देखते हैं तो अल्लाह ताला ने नमाज कायम करने की वजह क्या बताई कि क्यों हम नमाज पढ़ें। आया नंबर 14 कि हम नमाज क्यों पढ़ा करें, नमाज पढ़ने का मकसद क्या है। एक तो ये बात मालूम ही सबको है कि ये फर्ज है, इस्लाम के अंदर दाखिले में जरूरी कि फिर इंसान नमाज पढ़े, छोड़ नहीं सकता। लेकिन अल्लाह ताला ने क्या बताया यहाँ पे जी, अल्लाह सुबहाना ताला की याद के लिए। तो फिर हमारी नमाजें कैसी होनी चाहिए हैं, हमें अपनी नमाजों को चेक करना है कि हमें फिर उस वक्त अल्लाह ताला याद रहते हैं या फिर बाकी सारे मामलात हमें याद आ रहे होते हैं, या फिर हमें अपनी कोई खास खास प्रॉब्लम्स याद आ रही होती हैं, वो सब कुछ। इवन तो यहाँ तक की भी बात आती है कि अगर इंसान नमाज के दौरान में कोई तफसीर की भी बात अगर सोच रहा है तो दैट इज ऑल्सो नॉट एक्सेप्टेबल, वो भी नहीं करना चाहिए। टोटल अल्लाह ताला से उस वक्त बात करने पर तवज्जो देनी चाहिए। जी बिल्कुल, सिर्फ मेरी बंदगी करो, अल्लाह ताला की याद के लिए नमाज कायम करना है इंशाल्लाह ताला, ये हमारा मोटिव है ना। बिल्कुल, फिर उसके बाद हम आगे देखते हैं तो अल्लाह ताला ने मूसा अलैहि सलाम की असा को, जो कि उनका बहुत ज्यादा इम्पोर्टेंट चीज थी उनकी जिंदगी में, उसको कहा कि वो उसको छोड़ दें। तो इस बात से हमें क्या समझ में आती है, अपनी जिंदगी के लिए हमने इस बात से क्या सीखा है। जी, कि जैसे मूसा अलैहि सलाम को अल्लाह ताला हुक्म देते हैं कि वो अपने असा को छोड़ दें, तो हमें भी क्या एक तरह से इससे अपने लिए प्रैक्टिकल टिप मिलती है। जो मना है उसको छोड़ना है, वेरी गुड। कि जो अल्लाह का हुक्म है उसको फौरन फौरन लेना है, चाहे वो किसी को कोई अमर हो या चाहे वो कोई नहीं अनी मुनकर या कुछ भी, तो वो हमने उससे रुकना है। बिल्कुल, अपनी तरजीहात को चेक करना है, समय ना बताना, जो अल्लाह ने अहकाम दिए हैं उनको मान लेना है इंशाअल्लाह। बहुत सारी चीजें जो हमें अच्छी लगती हैं वो अच्छी नहीं होती, वेरी गुड। ये भी इसमें एक दूसरा पॉइंट कि हम बहुत सारी चीजों को अपने दिल से लगा के बैठे होते हैं, ये सोच रहे हैं बड़ी हेल्पफुल है, लेकिन इन रियालिटी वो हमारे लिए हेल्पफुल नहीं होती। बाज़ औक़ात हम ये भी देखते हैं कि हमारा एक बड़ा लंबा सारा सोशल सर्कल होता है, बहुत सारे दोस्त होते हैं, हम बड़े खुश होते हैं कि हमारे इर्द गिर्द बड़े अच्छे अच्छे लोग हैं, लेकिन उस एक्स्ट्रा सोशल लाइफ की वजह से हम अल्लाह ताला के करीब नहीं पहुंच पा रहे होते ना। तो उन चीजों को छोड़ना पड़ेगा, दिल नहीं चाहेगा लेकिन कुछ ना कुछ कम करना पड़ेगा। अल्लाह ताला जिसको छोड़ने को कहें रुक जाए, बिल्कुल सब कुछ अल्लाह ताला की, बस जो अल्लाह ने कहा उसके मुताबिक किया जाए। लीव दोस थिंग्स वी आर होल्डिंग वेरी क्लोज टू एंड रिलाइंग अपॉन। बिल्कुल, ये होता है ना कि इंसान बहुत सारे रिश्तों और सहारों पर भी, जैसे दुनिया के जो इंसानात होते हैं तो उनके ऊपर हम बहुत ज्यादा रिलाई करते हैं, तो मैं समझती हूँ कि वो भी बाज़ औक़ात अल्लाह ताला उनको भी छीनते हैं, हमसे ले लेते हैं, फौत हो जाते हैं, दूर हो जाते हैं। तो इट इज टीचिंग अस कि हमें अब अल्लाह ताला से अपना कुर्ब स्ट्रांग करना है इंशाल्लाह ताला। बिल्कुल, और फिर जब वही ऐसा बहुत एक डेंजरस सांप के अंदर चेंज हो गया तो अल्लाह ताला ने कहा कि इसको उठा लिया जाए, तो इस बात से क्या समझ में आया। जी, इस बात से क्या समझ में आया, और जैसे ही उन्होंने उसको उठाया तो वो फौरन से अपनी असली हालत पर आ गया और वो कोई सांप नहीं रहा उनको डराने वाला। तो देन इस चीज से हमें क्या बात समझ आती है। कुरान को पकड़ लो, इसमें फायदा है हुक्म मानना। और आप देखें कि जब हमें बहुत सारे मुश्किल लग रहे होते हैं ना काम, जाहिर लगता है कि ये तो किया तो बस फिर सारे लोगों की डांट ही पड़ेगी, ये करने की वजह से सबकी नफरतें मिलेंगी, ये करने की वजह से मैं बड़ी मुश्किल में आ जाऊंगी, तो उस चीज को हमने एक साइड पर रख के, उस खौफ को साइड पर रख के अल्लाह ताला के हुक्म को मानकर हक बात को लेना जरूरी है। और अल्लाह ताला की कुदरत भी और बेखतर होकर अल्लाह के काम करें। बिल्कुल, यानी कि डर खौफ अल्लाह ताला के काम के लिए नहीं होना, अल्लाह की बात मानना है। और बहुत सारे लोग स्पेशली अपने शोहरों से भी बहुत डरते हैं और अपने इन लॉज से भी बहुत डरते हैं, और जिनकी शादी नहीं हुई वो अपने घर वालों से ही डरते हैं, अपने रिलेशन से डरते हैं, अपने दोस्तों की दूर हो जाने के खौफ से डरते हैं कि हमने ये किया तो ये प्रॉब्लम। हमें क्या मैसेज मिला है इस सूरा से कि हमें डरना किसी से नहीं है, हिकमत से काम करना है। नो डाउट कि हम बस फिर वो एक तरीका ही अजीब सा अपना कर करें, हिकमत के साथ करें, मगर छोड़े नहीं कभी कोई चीज़। अगर कोई बज़ाहिर बुरा लगे तो ज़रूरी नहीं कि बुरा हो, बिल्कुल ठीक। और बेकदर कूद पड़ा आतिश नमरूद में, बिल्कुल ठीक, अल्हम्दुलिल्लाह। फिर उसके बाद हम आगे देखते हैं, जी इंशाल्लाह ताला आगे देखते हैं। तो मूसा अलैहिस्सलाम ने अपने भाई के लिए क्या चीज़ मांगी थी, कितनी बड़ी खैर मांगी थी, वो क्या थी जो उन्होंने अपने भाई को दिलवाई? जी नबुवत दिलवाई उनको, बिल्कुल उनको नबुवत दिलवाई के इनको मेरे साथ मेरा मददगार बना दें, इनको मेरे साथ मेरा मददगार बना दें। जब अपने इतने करीबी लोग मददगार बनते हैं तो काम बहुत आसान हो जाता है ना, अल्हम्दुलिल्लाह। तो बिल्कुल हम सब ने भी दुआ क्या करनी है कि हमारी फैमिली हमारे साथ आ जाए किसी भी तरह। और ज़रूरी नहीं कि जो भी हम बात करें तो हम ये एक्सपेक्ट करें कि वो अब उस चीज़ को एक्सेप्ट कर लें। मैं इतनी अच्छी अच्छी हदीसें बताती हूँ और कुरान की बात बताती हूँ तो वो एक्सेप्ट नहीं करते, बल्कि हमें दुआ भी बहुत करनी चाहिए इसके साथ कि अल्लाह इनके दिल बदल दें, बिल्कुल अल्हम्दुलिल्लाह। और फिर उसके बाद हम जब आगे देखते हैं एक और चीज़ कि ये बताए रब्बि शराहली सदरी वाली दुआ कितने लोगों को याद है, रब्बि शराहली सदरी वाली दुआ कितने लोगों को याद है? अल्हम्दुलिल्लाह, गुड जी। जिन लोगों को याद नहीं है तो उन्होंने इसको जल्द से जल्द याद कर लेना है, और जिनको याद है हम सब ने अपने लिए ये टारगेट रखना है कि अब कभी भी कोई, ज़रूरी नहीं कि हम कोई दीन का ही काम करने जा रहे हो तो ही हम ये दुआ पढ़ें, किसी भी टाइम हमें कोई स्पेशल बात करनी है तो हम अगले शख्स से बात करने से पहले ये दुआ पढ़ सकते हैं अपने दिल में, ताकि अल्लाह ताला मेरा सीना खोल दें, मेरे लिए आसान कर दें काम को, और शख्स को मेरी बात समझ आ जाए। बिल्कुल, बशर्त ये कि ऑफ कोर्स के बाद भी अच्छी हो, ना कि कोई गुनाह की बात हो, तो जाहिर है अगले शख्स को अल्लाह ताला की मशीयत हो सकती कि ना समझ आए। और फिर उसके बाद हम आगे देखते हैं, तो ये मुझे बताया कि जब उन्होंने सोचा कि अपने भाई को साथ मिला लें तो उन्होंने क्या बताया कि हम क्या करेंगे मिलके? जी आयत नंबर 33 और 35, यहाँ तीनों आयतों में बताया गया कि जब भाई के साथ मिल गया, अल्लाह ताला से मांगा उन्होंने, तो उन्होंने क्या बताया कि इनके साथ होने की वजह से मैंने करना क्या है? सबसे पहली चीज कि हम आपको याद बहुत करेंगे, हम आपकी तस्बीह बहुत करेंगे। ऐसा नहीं कि अगर हमारे साथ में कोई हमारा दोस्त चल पड़े हमारे कामों में तो हम उससे बातों में सारा वक्त गुजार दें। जी बिल्कुल, जैसे कि कल एक बहुत बड़ा चेक मेरे अपने लिए भी और हम सब के लिए भी कि हम जब यहाँ क्लास में आते हैं तो वाकई हमें फुल अटेंशन इस तरफ देनी चाहिए। कभी अगर ऐसा हो भी जाए, क्योंकि हम घर में बैठ के जब सुनते हैं तो ज़ाहिर बहुत सारी और डिस्ट्रैक्शंस होती हैं, तो हम इस टाइम को लेटर ऑन रिकॉर्डिंग के साथ में मुकम्मल कर लें, मिस ना करें, है ना, यानी कि उसको उस टाइम को वेस्ट ना करें, जिस चीज़ के लिए आए हैं उसको मुकम्मल करें। जी बिल्कुल। और फिर उसके बाद हम अल्लाह ताला को बहुत बहुत याद करें, यानी कि सिर्फ हम अपने अपनी बातों में ना लगें, एक्स्ट्रा एक्टिविटीज में ना लगें, बल्कि हमारा मकसद ये कि हमें अल्लाह ताला याद रहें। बिल्कुल बिल्कुल ठीक, अल्हम्दुलिल्लाह। इंशाल्लाह ये कि हम लोग यहाँ इसको पॉज करते हैं, आप लोग सब अटेंडेंस के लिए रेडी हो जाए, इंशाल्लाह ताला हम अटेंडेंस कर लेते हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, इंशाल्लाह अटेंडेंस स्टार्ट करते हैं। अतीक सदीका मोबीन मोहम्मद हमारा तबस्सुम ईमान खोकर नाजिया बिलाल आमना जमरू तस्लीम अमजद सना नासिर कमल इमरान नबीला आमिर आलिया हबीब साजदा परवीन फरहाना कुरैशी नौशीन मोहम्मद नादिया अली शमा नाज हुमैरा अहमद फातिमा लतीफ समिया अख्तर अनीस फातिमा फरद बिलवानी उमैमा अहमद तनवीर जहान आनिया सलीम सुमैरा जीवा अमीना तबस्सुम रुखसाना मजीद इफ्फत फातिमा उस्मा परवेज फौजिया अजीज साइमा इफराज आमना फिरदौसिया आरफा मेमून मोहम्मद बारी सना कैसर राबिया महमूद शमीम शेख इरम इमरान साइमा जहूर कोमल अमजद अनिला उमर वजीर अख्तर मारिया उमर सरीना शुमाइल शुमाइला अख्तर तस्नीम फातिमा अनिला उमर कमल रियाज इरम मुमताज साजिदा परवीन फरजाना सलोद उमेर रिदा बुशरा खान तस्नीम कैसर नूर शेख तलत रहमतुल्ला हुमैरा इसहाक शाहिन पठान जैनब तनवीर साइमा खान कहकशा महमूद हलीमा जावेद शबाना बशीर फरद बारी समीना इकबाल शबिस्तान नोमानी मायदा रफीक राहिला अहमद नमरा सलमान नायमा अहमद मुनजा सफर फायजा अशरफ साइमा नसीम सानिया सलमान नादिया नाज बुशरा अहमद जकिया अहमद مشرف سبیہ خان پروشہ خان شہراز افغانی فرت علی ارشیہ بیگم عمیرہ صدیقی عمیرہ فیصل ساغرہ اظہر شاہین پٹھان رفت الیاس ربیہ اکبر ارشیہ بیگم سائمہ خان شہناز احمد نفیسہ خاتون ارم عثمان آنیہ سلیم فرزانہ قاسم رضوانہ محمود صدیقہ محی الدین زرینہ آصف مریم سید فائزہ خلیل طلعت رحمت اللہ نغمانہ اختر زیبا سیب جبی نبی والا آفرین سلطانہ تبسم فاطمہ ہرا ارشد ثانیہ سلمان فائزہ پروین نجلہ ہما غنی ربیہ نذیر حاجرہ آصف سلطانہ ناز مریم نیازی شازیہ اظہر صبا نجیب فرحانہ وسیم سلمہ خان مدیحہ کاشف رخشندہ عزیز فاطمہ غفور عزا علی سمیع اختر مہر سلطانہ ارم مان فاطمہ خالد کیسر پروین منہاج منصور حمیرہ ناصر گورز حبیب اللہ جاہدہ بالیہ عائشہ فاطمہ شازیہ عامر صبا پرویز شبینہ چودھری فائزہ مہر زرینہ محمد رضوانہ خلیل حمیدہ خانم سبینہ ارشاد مریم احمد ربیہ شیخ کوثر خورشید جویریہ غزنفر آمنہ بتول نزود شاہ سعدیہ وقار شیری منصور سمرین عامر رضیہ امت الکریم سمینہ امجد شیلا ناصر رقیہ شیخ ہرا مجیب ارم ارسلان حاجرہ عمران افشاں اشرف عائشہ بیوی بلکیس حمید نزشتہ احمد اسرا گل نزود شاہ ثنا لودھی عظمیٰ فضل صبیحہ جاوید حلیمہ جاوید ملیہ عزیز سعدیہ چیمہ صفیہ امرین صدق بٹ ایان خان غزالہ ابراہیم ہادیہ والی سمن بختاور ادیب عظیم سمرہ خلیل مزنہ ہارون مبشرہ جبار آسیہ سرفراز طاہرہ بابر لبنہ فہیم رضیہ جمال نصرت مرزا عظمہ پروین ارم احمد ارم عثمان رضیہ سلطانہ فائزہ طارق حاجرہ آصف ایوا زمال افریقہ احمد زینب عمر عائشہ ایوب صفا بتول امیرہ انجم صبحی اسلم فردوس اطہر اصفیہ نسرین رابعہ انور صالحہ بیگم عرفانہ منظور بصرہ تبسم شفیہ اشتیاق مصباح احمد خلیدہ مرزا رانا محمد سلمہ حافظ وحیدہ گگرو فرحانہ یاسمین رحیمہ چودھری تنویر سلطانہ امرین مسانی شمیم مسانی نگت محمد صدر جلال حسنہ فقیہ رازیہ تنویر اکرا اجمل شازیہ رانا سنوبر مسعود اظہر نسرین مجیبہ طاہرہ لبنہ واسطی سائمہ سعید انیرہ صدیق افشاں شیخ سعیدہ بٹی آمنہ عرشیہ خدیجہ اجمل سمرین مالک عالیہ شہزادی کلثوم احرار مبینہ احمد سمیہ اسما کوثر صبیہ فرحت سمینہ شیریں بشرا اعظم مصباح کسیم ملک النساء رحمان جویریہ غزنفر صدر الدین نگت ممتاز سعیدہ علی نسیم احمد غزالہ شاہد نرگس ناہید آفتاب روبینہ نازمہ عبد الکریم نورین فیصل فریدہ محی الدین نوشین سلطانہ شمع قاضی شبینہ خالد افشاں ترنم آمنہ رضوی سائمہ فاروق فضا رفیق خدیجہ احمد صفیہ صفیہ رفت صدیقی زیبا عرفان سمینہ نوید اظہر نسرین انم خلیل انیل اختر فائقہ احمد زیب عزیز عطیہ شبیر بشرا احمد فوزیہ اقبال عزرا حسین بشرا احمد سائمہ خاور پائندہ بخت فرحہ مہوین رابعہ مقصود سعدیہ اسلم ربیہ اختر صغرا یاسر ارشد مریم نادیہ نعیم فرزانہ غازی عزرا گل صالح بیگم اظہر نسرین زرینہ جمال آفرین فاطمہ سید شنیلا عمرانی ہما خان ایمان سیدہ ارم آمنہ آصف فرح حبیب عمر راشد سوہا شمیم شہناز نسیم احمد شبانہ مرزا فاطمہ کنیز حمیدہ خانم روبینہ محمود محمد ایاز نجمہ مان یاسمین اقبال فرحانہ وسیم شازیہ سلیم معروف حضور سیما خالد عذرا جعفری تہمینہ جریر شفا چودھری سمیہ صدیقی ثانیہ عرفان سومی خان روبی جمیل اے یاسمین صدیقی صدرہ رمیز مہنال اسلام رضیہ چودھری کرن چودھری منیبہ غنی سہرا یاسر طلعت شفیع مسعودہ فاطمہ حسین مدیہ بہجت سائمہ فاروق شہناز محمد صبا محمدی پروین نظام یاسمین شمیم سمرا منظور صبا واسط فریدہ احمد سمیہ خان افشین وحید عرشیہ بیگم رابعہ جاوید فرزانہ شیخ عائشہ قریشی نسرین اختر نورین شمس روبینہ محمود افرین بیگم فائزہ ایاز تہمینہ زبیر فرح طاہر منزہ حنیف ام آمنہ بٹ محسن تنجینہ بیگم ابی یعقوب خان عثمہ طاہر ثانیہ خان کبرا خانم زوبی سید نازش نصرت طوبہ اکبر مریم بی بی رومان ندیم زری نزاق حنیف پارکر مقصود شاہین طاہرہ تاج شمائلہ اقبال مریم افضال ادرش احمد شاہینہ مسعود فائزہ ایاز نصرت عبدالغنی محم احمد ازرا خان ماریا ڈار زاہدہ احمد ربیہ کلثوم بینش فاطمہ شبانہ نعیم مائدہ نسیم محمدی بیگم شاہینہ مسعود بدر شاہد ایف زیدی کلثوم جکارتا عذرا شاہین کرن اجاز نگر طلعت عامر حمزہ ماریا خان صبا واسط عائشہ خان فام ہینس خان سحر پٹیل بدر شاہد عائشہ خان سائمہ دانش فردوس ارشد شابان امیر اندلیب فائز بشر صدیقی تہمینہ مکری شمار احمد فضا سید ہنا پرور ماریا ہاشمی سعدیہ دورانی فرزانہ امرین سعدیہ بھنڈاری ساشتہ رحمان نسرین زاہد صبا شجا شیخ جنت بی سنبل نسا فرزانہ روزی نادیہ ثاقب فریدہ طفیل عائشہ جبار زاہدہ عارف رخسانہ احمد محمد عمران خان روبینہ نصیر روبینہ شہباز شہلا بہزت فضا فرحان شاہدہ میر ام عمار ارم امرین وسیمہ خان فائزہ احمد اکسا جبار جی جو باقی گروپس ہیں جو گروپس میں بیٹھ کر دورہ قرآن اٹینڈ کر رہے ہیں مانچسٹر کا گروپ برمنگم کا آئرلینڈ کا جو ناروے میں مختلف جگہوں میں جو گروپس موجود ہیں وہ بھی اپنی اپنی اٹینڈنس یہاں پہ ٹائپ کر دیں جی.
الحمدللہ رب العالمین جی تو انشاءاللہ ہم لوگ اپنے ریکیپ کو واپس کنٹینیو کرتے ہیں الحمدللہ جی तो अब हम आगे देखते हैं आयत नंबर 41 के अंदर, और यहाँ पे जैसे अल्लाह ताला कहते हैं कि अल्लाह ताला ने उनको खास अपने लिए चुन लिया है, तो ये चुनाव कब होता है कि अल्लाह ताला को किसी को भी अपने लिए खास कब करते हैं? जी ये बताएं कि इस सूरा के अंदर हमें इस आयत से और मूसा अलैहिस्सलाम की पूरी कहानी से हमें क्या पता चलता है कि अल्लाह ताला कब किसी को अपने लिए चुनते हैं? आजमाइश में उतरने के बाद बहुत सारे मुश्किल हालात से गुजारने के बाद, बिल्कुल के काफी सारी मुख्तलिफ अप एंड डाउन्स के बाद, इतना ढेर सारा उनको एक्सपीरियंस गेन कराने के बाद, बिल्कुल आजमाइशों की भट्टी में गुजारने के बाद, तो ये हमारे लिए एक एग्जाम्पल है कि हमें भी किसी भी मुश्किल से नहीं कतराना चाहिए अगर हम कोई अल्लाह ताला के करीब होना चाहते हैं, अल्लाह ताला के खास बंदों में अगर जाना चाहते हैं, तो जरूरी है कि हम भी कुछ आजमाइशों से गुजरें जिसमें इखलास होगा। जाहिर सी बात है कि अल्लाह ताला जब मुश्किल में डालें, आजमाइशों में डालें, मुख्तलिफ सिचुएशन में डालें, तो हम अच्छे तरीके से उनके ऊपर, यानी उनको इनको गो थ्रू बहुत अच्छे तरीके से करें मुश्किल हालात से गुजरने के बाद। बिल्कुल कोई मुखलिस हो, बिल्कुल अल्लाह हमें भी हिम्मत देगा इंशाल्लाह ताला, हम जब हम अपने कदम उठाएंगे तो फिर अल्लाह ताला की मदद भी आएगी। आजमाइशें हमें मजबूत करने के लिए आती है, ये बिल्कुल सही बात है ना, जिस तरह कहते हैं ना कि जब बच्चा पैदा होता है उसके बाद उसको अगर कुछ बीमारियां जैसे कहते हैं अगर ये हो जाती हैं, तो वो हमारा जिस्म उस चीज की इम्यूनिटी क्रिएट कर लेता है और फिर दोबारा वो बीमारी नहीं होने का इम्कान होता है कि वो मोस्ट प्रोबेबली अब दोबारा नहीं होगी बिकॉज इम्यून सिस्टम स्ट्रांग हो गया। तो जब हम भी किसी खास टाइम फेज से गुजरते हैं जो मुश्किल होता है, तो हमें पता चल जाता है अच्छा इस टाइम पे हमें इस तरह बिहेव करने से फायदा हुआ और इस तरह हम इसको टैकल कर सकते हैं, तो हमारा एक्सपीरियंस इंक्रीज करता है। जब उन्हें उनसे अपना कोई काम लेना होता है तो उनका टेस्ट लेने के बाद, बिल्कुल बिल्कुल ठीक, बिल्कुल अल्हम्दुलिल्लाह। फिर उसके बाद हम आगे देखते हैं कि अल्लाह ताला ने मूसा अलैहिस्सलाम को फिरौन से किस तरह की बात करने का हुक्म दिया, जबकि फिरौन बहुत सरकश, खुद को खुदा समझने वाला, यानी सबसे बड़ा काम कर रहा है गुनाह वाला, तो उससे बात कैसे करने को कहा गया? नरमी के साथ, नरम अंदाज से। इस नरमी से क्या ये समझा जा सकता है कि अच्छा फिर आप अभी उसको फिलहाल सिर्फ अच्छी अच्छी बातें बताएं और फिर जो ये जहन्नम की या सजा की बात है ये बाद में बताई जाए? जी नहीं ना, बल्कि पूरा पैगाम एक अच्छे अंदाज से, प्यार से, आराम से, यानी कि कोई एक तरह से कंडेम करने वाला या तनकीद करने वाला स्टाइल ना हो, बल्कि अच्छे अंदाज से बताया जाए। बिल्कुल कोई लड़ाई झगड़ा ना किया जाए, बिल्कुल सही बात है, बात लेकिन पूरी पूरी पहुंचा दी जाए, बिल्कुल सही। और फिर आयत नंबर 47 में देखते हैं तो मूसा अलैहिस्सलाम ने क्या बताया कि किस शख्स को सलामती हासिल होती है, किस शख्स को सलामती हासिल होती है? अब हम सब भी जानते हैं कि अगर अल्लाह ताला की सलामती हम पर नाजिल हो तो हमें हर चीज की आफियत नसीब होती है, तो फिर कैसे पता चले कि किसको अगर किसी को अगर सलामती चाहिए है तो उसको क्या करना पड़ेगा? अल्लाह ताला की बात मानने मानने वाले के लिए है, बिल्कुल, कि वस्सलामु अला मन इत्तबअल हुदा, हिदायत की पैरवी करने वाले के लिए, हिदायत की इत्तबा करने वाले के लिए, बिल्कुल बिल्कुल ठीक। तो हम सब ने भी कोशिश करनी कि हिदायत के टू सोर्सेस कुरान और नबी सल्लल्लाहु अलैहि वसल्लम की सन्नत, इसको अच्छे तरीके से हम अपनी जिंदगी में लेकर आए। बिल्कुल जिसने हिदायत को कबूल कर लिया, बिल्कुल सही है, अल्हम्दुलिल्लाह ठीक है। फिर उसके बाद हम बीच में और वाकयात बताए जाते हैं और इंशाल्लाह ताला आयत नंबर 84 में आ जाते हैं हम लोग। जी आयत नंबर 84 के अंदर आ जाते हैं और यहाँ पर ये बताया जाता है कि यानी कि इन आयत के अंदर ये बताया जा रहा है कि मूसा अलैहिस्सलाम अल्लाह ताला से मुलाकात के लिए जल्दी पहुंच गए, जबकि उनकी कौम भी उनके साथ थी लेकिन वो उनको सुपरसीड करके फौरन फौरन खुद पहले पहुंच गए। तो इस बात से हमें अपने लिए क्या बात अपने अमल के लिए लेनी चाहिए? पंक्चुअलिटी, और पंक्चुअलिटी के साथ साथ शौक बहुत था, यानी कि सभी वही नेकी कर रहे हैं, सबको ही अपॉइंट किया गया है लेकिन हम एक्स्ट्रा एफर्ट करके दूसरों से आगे बढ़ जाएं, सिर्फ सोचते ना रहें बस ये सोच के अच्छा नहीं अब तो मैं आगे बढ़ ही नहीं सकती और अब तो सब यही काम करने जा रहे हैं, उसमें भी सबके जज्बों के हिसाब से इंसान को दर्जे में फर्क मिल सकता है, यानी कि वो ऊपर उठ सकता है। हमें भी क्लास के टाइम से पहले आना चाहिए बिल्कुल, और हमें नमाजों का भी जायजा लेना चाहिए ना कि अपनी नमाज की तैयारी वक्त से पहले कर लें कि चलिए अब नमाज का वक्त होने लगा है तो मैं पहले से वुजू करके बैठ जाऊँ, जल्दी अल्लाह ताला से मुलाकात में, जैसे अव्वल वक्त में नमाज, बिल्कुल नमाज अल्लाह से मुलाकात करने की जल्दी करनी चाहिए है, नेक कामों में जल्दी आगे से आगे निकलना चाहिए दूसरे के साथ, बिल्कुल ठीक बिल्कुल ठीक। और जैसे उन्होंने भी बताया ना कि क्या वजह थी कि वो इस तरह से आगे निकल गए, कि अल्लाह ताला खुश हो जाए, किसी तरह बस अल्लाह ताला खुश हो जाए, वक्त पर अच्छा इस्तेमाल, वक्त पर हर काम करना चाहते थे, बिल्कुल ठीक अल्हम्दुलिल्लाह। तो इंशाल्लाह फिर हम यहाँ पर इसको स्टॉप करते हैं, उस्ताद रेडी हैं, वाखिर दावाना अन अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू।
مع الشاهدين اب اگلی دعا پہ چلیں گے ربنا اغفر لنا ذنوبنا واسرافنا
ربنا اغفر لنا ذنوبنا واسرافنا
في أمرنا وثبت أقدامنا
في أمرنا وثبت أقدامنا
وانصرنا على القوم الكافرين
وانصرنا على القوم الكافرين
ربنا اغفر لنا سوري ربنا اغفر لنا ذنوبنا
ربنا اغفر لنا ذنوبنا
وإسرافنا في أمرنا
وإسرافنا في أمرنا
وثبت أقدامنا وانصرنا على القوم الكافرين
وثبت أقدامنا وانصرنا على القوم الكافرين
ربنا اغفر لنا ذنوبنا
ربنا اغفر لنا ذنوبنا
وإسرافنا في أمرنا
وإسرافنا في أمرنا
وثبت أقدامنا وانصرنا على القوم الكافرين
وثبت أقدامنا وانصرنا على القوم الكافرين
كما يعقدوه إن شاء الله ربنا إننا سمعنا
ربنا إننا سمعنا
مناديا ينادي للإيمان
مناديا ينادي للإيمان
أن آمنوا بربكم فآمنا
أن آمنوا بربكم فآمنا
ربنا فاغفر لنا ذنوبنا
ربنا فاغفر لنا ذنوبنا
وكفر عنا سيئاتنا
وكفر عنا سيئاتنا
وتوفنا مع الأبرار
وتوفنا مع الأبرار
ربنا وآتنا ما وعدتنا ربنا
وآتنا ما وعدتنا
على رسلك ولا تخزنا يوم القيامة
على رسلك يوم القيامة
إنك لا تخلف الميعاد
إنك لا تخلف الميعاد
ربنا إننا سمعنا
ربنا إننا سمعنا
مناديا ينادي للإيمان
مناديا ينادي للإيمان
أن آمنوا بربكم فآمنا
أن آمنوا بربكم فآمنا
ربنا فاغفر لنا ذنوبنا
ربنا فاغفر لنا ذنوبنا
وكفر عنا سيئاتنا
وكفر عنا سيئاتنا
وتوفنا مع الأبرار
وتوفنا مع الأبرار
ربنا وآتنا ما وعدتنا
ربنا وآتنا ما وعدتنا
على رسلك ولا تخزنا ولا تخزنا يوم القيامة
ولا تخزنا يوم القيامة
إنك لا تخلف الميعاد
إنك لا تخلف الميعاد
ربنا إننا سمعنا
ربنا إننا سمعنا
مناديا ينادي للإيمان
مناديا ينادي للإيمان
أن آمنوا بربكم فآمنا
أن آمنوا بربكم
ربنا فاغفر لنا ذنوبنا
ربنا فاغفر لنا ذنوبنا
وكفر عنا سيئاتنا
وكفر عنا سيئاتنا
وتوفنا مع الأبرار
وتوفنا مع الأبرار
ربنا وآتنا ما وعدتنا
ربنا وآتنا ما وعدتنا
على رسلك ولا تخزنا يوم القيامة
على رسلك ولا تخزنا يوم القيامة
إنك لا تخلف الميعاد
إنك لا تخلف الميعاد
جزاك الله خير ان شاء الله کل ان دعاؤں کو آپ لوگ اپنی گروپنگ میں ٹیسٹ کیجیے گا اور پھر ہم آگے چلیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ
بسم اللہ من الشیطان الرجیم السلام علیکم ورحمۃ اللہ وبرکاتہ سب لوگ ساتھ پڑھ رہے ہوتے ہیں خود سے پوچھے اور بس تو بڑی بے اتنائی سے پڑھ رہے ہوتے ہیں کہ ساتھ کچھ اور بھی کر رہے ہیں اور لپ سروس تو جب آپ دعائیں مانگیں تو اس وقت ٹیکسٹ کے اوپر نظر رکھیں اور غور کریں کیونکہ لفظوں کو دیکھنے کا بھی انسان کے ذہن پر ایک اثر ہوتا ہے ٹھیک ہے الحمدللہ چلیے آن لائن پہ بھی اس کا تک کہ آواز ہماری ٹھیک ہے شروع کرتے ہیں اللہ تعالیٰ کے حکم سے اور اللہ تعالیٰ سے مدد مانگتے ہوئے اپنا آج کا گول ہمارا پچھلے پارے میں سے سورت حج سے شروع کریں گے چونکہ ہم نے کل پارا شروع کیا تھا لیکن پارے کے شروع کی جو باتیں ہوتی ہیں وہ نہیں کی تھی تو انشاءاللہ آج پہلے اس کو لے کر پھر ہم ایک دم سورت حج پہ آئیں گے سب کھول لیجئے تیار ہے اپنا کلاس روم گرہ آپ کا ٹھیک ہے آپ سب کو جو میں دیکھتی ہوں نا اتنے گھنٹے تو وہ میری سوچ پہ اثر آتا ہے ٹائیڈی اسکارف ہوں نائس لک لگے لائنیں آپ کی سیدھی ہوں تو یقین کرے کہ میرا ذہن اتنا پرسکون ہوتا ہے بالکل ایسے لگتا ہے کہ جیسے بہت ہی زیادہ کلین اور آرگنائز کچن میں کوئی کام کرے تو یہ چیزیں اب آپ سب کو خود دیکھنی ہے ان شاء اللہ تعالیٰ ہر ایک اپنا حصہ ڈالے اس سے ہم سب کے یعنی اوپر اس کا ایک اچھا اثر پڑے گا شروع کرتے ہیں نحمدہ و نصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی رب یسر ولا تعسر بتمم بالخیر اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے سترواں پارا شروع کریں گے ہمارا یہ پارا سورت الانبیاء کی آیت نمبر ایک سے شروع ہو کر سورت حج کی آخری آیت یعنی آیت نمبر 78 پہ پورا ہوتا ہے اس پورے کا بنیادی تھیم ہے قیامت کا ڈر دونوں صورتیں جو ہم اس میں پڑھنے والے ہیں ان کے اندر قیامت کی جھلکیاں قیامت کے مناظر اس طرح سے پیش کیے جاتے ہیں کہ ایسے لگتا ہے کہ ہم اس کو اپنی کھلی آنکھ سے دیکھتے ہیں تو آپ کہہ سکتے ہیں کہ اس پارے میں سے ہم سب اپنے لیے اپنی قیامت کو ڈھونڈیں گے پھر اس پارے کے جو رول ماڈل ہیں سورۃ الانبیاء میں تمام نبی جنہوں نے مشکل حالات کے باوجود دین کا کام نہیں چھوڑا مختلف اوقات میں اپنے سارے معاملات کو اللہ کے ہاتھ میں ڈال دیا پھر اسی طرح اس بارے میں سے جو چیز ہم سب نے اپنے عمل کی لینی ہے وہ دعائیں ہیں انبیاء کرام کی میکسیمم دعائیں اسی ایک پارے میں ملتی ہیں سورۃ الانبیاء کے آخر میں اور ان دعاؤں کو مانگنے والے ہمارے رول ماڈل ہیں انشاءاللہ ہم نے بھی مانگنی ہے اور اس کے بعد پھر اسی طرح سے کچھ چیزیں سورۃ حج کے ریچولس کی دیکھیں گے اس صورت میں بندگی سے متعلق جو آیات ہیں ان کے نمبر نوٹ کر لیجئے سورۃ الانبیاء آیت نمبر 19 ہے جس کا خلاصہ کہہ کہ کائنات کی ہر چیز اللہ کے آگے جھک رہی ہے عبادت سے تکبر نہیں کرتی تو तो मेरे लिए भी अमल यह है कि ना तो मैंने तकबर करना है और ना थकना है। सूरत अल-अंबिया आयत 25-25। हर नबी का ये पैगाम कि अल्लाह की इबादत करो और मेरी बंदगी करो, अल्लाह सुब्हान तआला का ये पैगाम है। हमने इस पे एक बार फिर चेक करना है कि ये 17 पारे हमें बंदगी के किस मुकाम पे लेके जा रहे हैं। फिर उसके बाद सूरत अल-अंबिया आयत 25 का मैसेज क्या है कि जो भी रसूल आए जिनको अल्लाह ने वही दी, उन सब ने यही बात कही कि अल्लाह की बंदगी करो, यानी वही बात है सूरत अल-अंबिया आयत 25 में। फिर 26 अंबिया में भी अल्लाह ताला ने फरिश्तों की एक सिफत बताई कि बल इबादुम मुकरमून, ये अल्लाह के बड़े इज्जत दिए हुए बंदे हैं। हमने भी इसमें अपने लिए अमल की ये बात रखनी है, हर वो चीज अपने किरदार से निकाल देनी है जो हमें इज्जत से महरूम करती है। सूरत अल-अंबिया आयत 53, जिसका खुलासा क्या है कि लोग बाप दादा का नाम लेकर अपने आप को उसी चीज पे रखते हैं जो उनके दिल भी मान चुके होते हैं कि गलत है। तो बंदगी का नुक्ता क्या है कि जो जो चीजें पता चलती जाए इंसान उसको छोड़ता जाए, चाहे उनकी जड़ें दिल में बाप दादा के वक्त से मजबूत महफूज हों, यानी दिल में अगर वो जड़ पकड़ी हुई चीजें हैं, लेकिन एक एक करके खुरच दीजिए ताकि अल्लाह ताला को भी प्यार आए हम पर। फिर सूरत अंबिया की आयत नंबर 66 में हमें जो मैसेज मिलता है वो क्या है कि लोगों को बड़ी हैरत होती है कि हम एक दाईये दीन के कहने पर उनकी इबादत करना छोड़ दें जिनको हम बचपन से शुरू से पूछते आ रहे थे। और इस पे हैरत का इजहार है कि जो तुम्हें नफा नहीं देते, जो नुकसान नहीं रोकते, तो क्या तुम उन्हीं की इबादत करते जाओगे। मैंने इसमें एक छोटे से अपने लिए मैसेज लेना है, और वो क्या कि मैं किन बेजान चीजों को पूछती रहती हूँ जो मुझे ना नफा देती है ना नुकसान। फिर सूरत अल-अंबिया की आयत नंबर 67 है, उफ़िल लकुम वलिमा तअबुदून मिन दूनिल्लाहि अफला तअक़िलून। हजरत इब्राहिम का जुमला कि तुम पर उफ है कि तुम जिनको अल्लाह को छोड़कर इबादत करते हो अकल में नहीं आता। तो इसका अमल क्या है कि जब भी किसी को अपने इर्द गिर्द शिर्क करता देखें तो खामोश नहीं रहना, उसी नरमी और उसी मोहब्बत से जो हमें इब्राहिम के अंदाज से दिखती है उसको अपने अंदर भी लाना है। फिर सूरत अल-अंबिया की आयत नंबर 73, कितनी ज्यादा आयत है आप देखें, हर दूसरी आयत जो है वो बंदगी की लग रही है सूरत अल-अंबिया में। इससे भी समझिए अंबिया नबी प्रॉफिट्स उनकी जिंदगी का मकसद क्या था कि लोगों को ये सिखा दो कि वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून। तो हमने भी अपनी जिंदगी का यही मकसद बनाना है इंशाल्लाह। तो सूरत अल-अंबिया आयत 73 का मैसेज क्या है कि वो लोग जो नेकियां भी करते हैं, नमाज और रोजे का नमाज और जकात का एहतमाम भी करते हैं, व कानू लना आबिदीन। इससे मैसेज क्या मिलता है कि जरूरी नहीं कि इंसान नमाज रोजा अदा करके भी बंदा बन जाए। असल बंदगी नमाज अदा करने के बाद शुरू होती है जब इंसान अमली जिंदगी में कदम रखता है। फिर सूरत अल-अंबिया की आयत नंबर 84 में अल्लाह सुब्हान तआला ने बता दिया कि ज़िक्रा लिल आबिदीन, इस कुरान को नसीहत वही समझेगा जो आबिद होगा, यानी अल्लाह की बंदगी को पाने वाला फिर इस किताब के रिमाइंडर्स को अपने लिए लेता है। फिर सूरत अल-अंबिया की आयत नंबर 92 में मैसेज क्या मिलता है कि अना रब्बुकुम फाबुदूनी, मैं तुम्हारा रब हूँ बस तुम मेरे ही बंदे बनो। बार बार तकरार इसलिए है कि हम बार बार भटक जाते हैं, कभी किसी को बंदा बना लेते हैं कभी किसी के बंदे बन जाते हैं। फिर सूरत अल-अंबिया की आयत 98, इन्नकुम वमा तअबुदूना मिन दूनिल्लाहि हसबु जहन्नम, कि तुम और वो जिनको तुम अल्लाह को छोड़कर पूछते हो ये जहन्नम की लकड़ियां हैं और तुम उसके ऊपर से गुजरोगे। इससे क्या पता चलता है कि जब इंसान किसी की इबादत करता है अल्लाह को छोड़कर, तो क्यामत के दिन उस चीज को भी अल्लाह ताला आग में डाल देंगे। सूरत अल-अंबिया की आयत 105 का मैसेज क्या है कि यरिसुहा इबादियस सालेहून, कि इस जमीन के सॉरी अन्नल अर्द यरिसुहा इबादियस सालेहून, इस जमीन पर आखिरी गलबा जो है वो मेरे बंदों का होगा। तो खुशखबरियां इसमें कि अगर हम किसी मैदान में भी कामयाब होना चाहते हैं तो हम अल्लाह की बंदगी का हक अदा करते जाएं, अल्लाह ताला हमें गलबे अता करता रहेगा। और आखिरी आय सूरत अल-अंबिया की 106 के इन नफी हाजल बलागल कौमी आबिदीन, اس سارے پیغام میں اسی قوم کو فائدہ ہوگا، یعنی یہ انبیاء کا میسج اور پوری سورت کی باتیں ان کو ملیں گی کہ جو حقیقت میں اللہ کی بندی ہوگی. تو ہمیں کیا پتہ چلا کہ قرآن پڑھنے سے بات نہیں بنتی جب تک قرآن کے مطابق خود کو ڈھالنے کی نیت نہ ہو. پھر اس کے بعد سورہ حج کی آیات ہیں، 10 آیت نمبر 10 ہے، وَأَنَّ اللَّهَ لَيْسَ بِظَلَّامٍ لِّلْعَبِيدِ، اللہ اپنے بندوں پہ ظلم نہیں کرتا. تو کیا پتہ چلا کہ ہمارا واسطہ کسی ظالم رب سے نہیں بلکہ وہ بہت زیادہ پیار کرنے والا رب ہے. سورت حج کی آیت نمبر 11، وَمِنَ النَّاسِ مَن يَعْبُدُ اللَّهَ عَلَىٰ حَرْفٍ، لوگوں میں کوئی ایسا بھی ہے جو کناروں پہ رہ کے دین کی کام کرتا ہے. تو ایسے بندے کا حال کیا ہے کہ دنیا کا فائدہ ملے تو دین میں رہتا ہے، دنیا کا نقصان ہو تو دین کو چھوڑتا ہے. کیا ہوگا اس کا انجام؟ حسرت دنیا ول آخرت، دنیا اور آخرت بگڑ گئی. تو ہم نے اپنے آپ کو دیکھنا ہے کہ دین کے کس کنارے پہ کھڑی ہوں، مڈل میں ہوں یا ایجز پہ ہوں. سورت حج کی آیت 71، وہ اللہ کے سوا ان کو پکارتے ہیں جس کی کوئی دلیل نہیں ہے، اور ان کے پاس چونکہ نہ اس کا کوئی علم ہے تو اس لیے ایسے کام کرتے ہیں. تو گویا کہ اس سے ہمیں کیا میسج ملا کہ علم حاصل کریں تاکہ ہمیں اپنے اپنے معبودوں کا پتہ چلے جن کو ہم نے اللہ کے سوا چھوڑا ہوا ہے. اور آخری آیت اس بارے کی جس میں بندگی کا لفظ آئے گا وہ ہے سورت حج کی آیت نمبر 77، یا ایھا الذین آمنوا ارکعوا واسجدوا واعبدوا ربکم، اے لوگوں جو ایمان لائے ہو رکوع کرو اور سجدے کرو اور عبادت کرو اپنے رب کی اور بھلائیاں کرو تاکہ تم فلاح پاؤ. تو یہ امت کا ایک خوبصورت ایجنڈا ہے. جب آپ خود اس آیت پہ پہنچیں گے تو آپ اس آیت کی خوبصورتی دیکھیں گے. آئیے آپ شروع کرتے ہیں پارے کو. الحمدللہ ہم سورۃ الانبیاء کر چکے تو اس کلپ کو ہم انشاءاللہ شروع میں ڈال دیں گے پارے کے. اب ہم چلیں گے سورۃ حج پہ. سورۃ حج نام سے دیکھیے تو 5 پلرز آف اسلام میں سے ایک پلر ہے. پورے قرآن میں صلات کے نام کی کوئی صورت نہیں، زکوٰۃ کے نام کی کوئی صورت نہیں، حج کو اللہ تعالیٰ نے اس طرح سے اہمیت دی کہ حج کے نام پر ایک صورت ہے، کیونکہ حج اصل میں بندگی سکھاتا ہے. اور حج انسان کرنے حج کی عبادت کرنے کے بعد ایک انسان کو اللہ کے بندوں کے ساتھ پورے اختلافات کے باوجود رہنا آ جاتا ہے، قیامت کے جھلکیوں کے ساتھ شروع ہوتا ہے. اور اس صورت میں آپ دیکھیے گا کہ حج کے موضوع اور قیامت کے موضوع کی مماثلت بھی دکھے گی. آپ نے اس پوری صورت میں وہ آیتیں جمع کرنی ہے کہ جس میں قیامت اور حج کی چیزیں ملتی ہیں. سوچنے کا انداز صرف دے دیتی ہوں. مثلا دیکھیے کہ حج کرنے سے پہلے انسان اپنے گھر بار کو چھوڑتا ہے، اسی طرح قیامت کے وقت بھی انسان اپنے گھر والوں سے بیزار ہوگا. پھر آپ دیکھیے کہ موت اور قیامت حج میں کتنی مماثلت ہے. ادھر بھی سفید کفن ہے، ادھر بھی سفید احرام ہے، ادھر بھی غسل دیا جاتا ہے، ادھر بھی غسل دیا جاتا ہے. عموماً لوگ چھوڑنے ایئرپورٹ تک جاتے ہیں اسی پھول پھینک سے. بعض وقت چھوٹے چھوٹے گود کے بچوں کو عورتیں گھروں میں چھوڑ کے پہنچ جاتی ہیں. تو ہم سب کے لیے اس میں ایک بہت بڑا سزا اپنی موت کو یاد کریں. ایسی ہی موت کو یاد دلانے کے لیے قیامت کے کچھ جھٹکے، اس کو بالکل اس طرح سوچنا کہ جیسے ہم وہاں موجود ہیں. بسم اللہ الرحمن الرحیم، یا ایھا الناس اتقوا ربکم ان زلزلۃ الساعۃ شیء عظیم، لوگوں اپنے رب کے غضب سے بچو. دعا کریں کہ اللہ مجھے اپنے غضب سے بچا. اللہ کے نبی صلی اللہ علیہ وسلم ایک بڑی خوبصورت دعا مانگا کرتے تھے، آپ بھی میرے ساتھ دہرائیے گا. اللہم لا تقتلنا بغضبک ولا تهلكنا بعذابک وعافنا قبل ذلك. یہ آفات اور مصیبتوں سے بچنے کی دعا ہے کہ اللہ مجھے اپنے غضب سے نہ مارنا اور مجھے اپنے غصے کے ساتھ ہلاک نہ کرنا، اور اگر تیرا ارادہ ہو کسی قوم کو اس طرح مارنے کا تو مجھے اس سے پہلے ہی بچا لینا. تو ہم سب ان دعاؤں کو اپنی زندگی کا حصہ بنائیں. یاد کر لیجئے، بہت ہی آسان دعا ہے. کیوں بچو؟ اس لیے کہ حقیقت یہ ہے کہ قیامت کا زلزلہ بڑی ہولناک چیز ہے. آپ سوچیں کہ ایک دم جب سب کچھ ہونے لگ جائے، ٹوٹ پھوٹ شروع ہو جائے، تو اللہ تعالیٰ نے تو اس کو کئی جگہ پیش کیا. کہیں اللہ تعالیٰ کہتے ہیں یہ ایک ایسا ہوگا نفخہ کہ جس میں فدکتن دکتن واحدہ، پوری زمین کوٹ کوٹ کے بھر دی جائے گی. سورۃ الحاقہ میں آتا ہے. اسی طرح سورۃ زلزال میں آتا ہے، اذا زلزلت الارض زلزالہا، جب زمین ہلا ماری جائے گی. سورۃ نازیات میں آتا ہے، یوم ترجف الواجفا، جھٹکے پہ جھٹکا آئے گا. اس دن سوچو کیا ہوگا، قلوب یوم واجفا، جس دن دل دھڑک رہے ہوں گے. سرواقعہ میں تیزار و جتل اردو رجا، جب زمین جھنجھوڑ ماری جائے گی اور پہاڑ ریزہ ریزہ ہو کر غبار کی طرح اڑنے لگیں گے تو میرا کیا حال ہوگا؟ بڑے بڑے پہاڑ اس وقت اس طرح توڑے جا رہے ہوں گے تو ہمارا کیا حال ہوگا؟ اب اس کا انسانوں پہ کیا اثر ہے وہ دکھایا جا رہا ہے. یوم تروحات یوم ترونہا تزغل کل مردیت عما اردہت، جس روز تم دیکھو گے حال یہ ہوگا کہ ہر دودھ پلانے والی اپنے دودھ پیتے بچے سے غافل ہو جائے گی، ہر حاملہ کا حمل گر جائے گا. کہتے ہیں کیسی عورتوں کو زیادہ شوق نہ دو، جھٹکا نہ دو، زیادہ دوڑ دھوپ نہ کریں، زیادہ بھاگیں نہیں، تو قیامت والے دن تو یہ سب کچھ ہوگا، کتنے ورشن ہو جائیں گے اس دن اور لوگ تم کو مدہوش نظر آئیں گے، حالانکہ وہ نشے میں نہ ہوں گے بلکہ اللہ کا عذاب ہی کچھ ایسا سخت ہوگا، یعنی عذاب کی جھڑکیاں لوگوں کے ہوش گم کر دیں گی، وہ بہت بولنے والی زبانیں خاموش ہو جائیں گی اور ایسے لوگ اس وقت کچھ کر ہی نہ سکیں گے. بعض لوگ ایسے ہیں جو علم کے بغیر اللہ کے بارے میں بحثیں کرتے ہیں، پتہ نہیں ہے نا رب کے بارے میں تو بے علم باتیں کرتے ہیں، ان جس کو آپ کہہ سکتے ہیں کہ میں نے اللہ کے بارے میں غیر سنجیدہ بات نہیں کرتا. ایک بہت بڑا مسئلہ ہوتا ہے بہت سارے لوگوں کا، پتہ ہے کہ نہیں پتہ بولنا چاہتے ہیں، فرض سمجھتے ہیں ہر بات میں بولنا، تو اپنے آپ کو لگام دینا ہے. تقویٰ کی لگام انسان کی زندگی میں بہت خوبصورتی پیدا کرتی ہے، تو کبھی بھی اللہ کے بارے میں ایسی باتیں نہ کیجئے کہ آپ اپنے آپ کو اللہ تعالیٰ کے ساتھ نان سیریس ایٹیچیوڈ کرتے ہوئے دیکھیں. ہم کسی بھی انسان کے بارے میں ایسے بولتے ہیں، کوئی سیاستدان، کوئی لیڈر، کوئی گلوکار، کوئی اداکار، اور اگر کسی کو پتہ بھی چل جائے کہ ہم اس کے بارے میں ایسے بولیں تو کتنا مائنڈ کرتا ہے؟ تو اللہ کے بارے میں ایک دم بول دیتے ہیں، جھٹ سے بول دیتے ہیں، نہیں. اور کون سی چیز ہے جو انسان کو اللہ کا صحیح علم دیتی ہے؟ وہ ہے العلم. تو گویا کہ علم کے بغیر اللہ کے بارے میں بحث کرنا یہ شیطان سرکش کی پیروی کرنا ہے. اور یاد رکھیے شیطان انسانوں کو گمراہ کرتا ہے اور جہنم کا راستہ دیتا ہے، دکھاتا ہے. کیوں نہ کریں ایسی بحثیں؟ کیونکہ یہ بحثیں لوگوں کو اللہ کے راستے سے بھٹکا دیتی ہیں، جس کے نتیجے میں پھر دنیا اور آخرت میں انسان کی رسوائی ہوگی. تو اللہ سے دعا کرتے ہیں کہ دین کا علم جتنا زیادہ ہمیں ملتا جائے اتنی دین کے معاملے میں بحث کرنی ہم چھوڑ دیں، جتنا خاموش رہ سکے اتنا بچیں گے. اور ہر شیطان سرکش اگر کرے گا تو کیا ہوگا؟ اس نے ہر شیطان سرکش کی پیروی کی، یعنی ایسے لوگ ویسے کر کے شیطان سرکش کی پیروی کرنے لگتے ہیں، حالانکہ اس کے تو نصیب ہی میں یہ لکھا ہے کہ جو اس کو دوست بنائے گا اسے وہ گمراہ کر کے چھوڑے گا. تو کیا پتا چلا کہ آج جو لوگ گمراہ دکھتے ہیں اصل میں شیطان کو دوست بنائے ہوئے ہیں اور عذاب جہنم کا راستہ دکھائے گا. تو گویا کہ شیطان لوگوں کی دوستی کے رنگ میں ان کو گمراہ کرتا ہے اور جہنم کا راستہ دکھاتا ہے. لوگوں اگر تمہیں زندگی بعد موت کے بارے میں کچھ شک ہے تو تمہیں معلوم تو ہو کہ ہم نے تم کو مٹی سے پیدا کیا، پھر نطفے سے، پھر خون کے لوتھڑے سے، پھر گوشت کی بوٹی سے جو شکل والی بھی ہوتی ہے اور بے شکل. یہ ہم اس لیے بتا رہے ہیں تاکہ تم پر حقیقت واضح کر دیں. ہم جس نطفے کو چاہتے ہیں خاص وقت تک رحموں میں ٹھہرائے رکھتے ہیں، یعنی اللہ کا حکم ہوتا ہے تو اینڈ تک 9 مہینے بچہ ماں کے پیٹ میں رہتا ہے، اور چاہے تو اس سے پہلے ایک وقت میں کچھ مہینے کے بعد بچہ چلا جائے. اور پھر تم کو ایک بچے کی صورت میں نکالتے ہیں، پھر تمہیں پرورش کرتے ہیں تاکہ تم اپنی پوری جوانی کو پہنچو، اور تم میں سے کوئی پہلے ہی واپس بلا لیا جاتا ہے اور کوئی بدترین عمر کی طرف پھیر دیا جاتا ہے تاکہ سب کچھ جاننے کے بعد کچھ نہ جانے. یہ ہے چند لفظوں میں انسان کی زندگی سے موت کی کہانی. دیکھیں یہ نیچرل سائیکل بتایا گیا کہ نطفہ ایک دانہ اور اس کے بعد پھر نہ جانتے ہوئے سب کچھ چھوڑ دے، یعنی ارزل عمر. کئی تو بیچ میں جوانیوں میں چلے گئے. خود سے پوچھئے مجھے کیا میرے کتنے مرحلے گزر گئے. آپ ایک چھوٹی سی ایکٹیویٹی نائتوں پہ کر لیجئے کہ اس کے سارے مرحلوں کو سامنے رکھ کے چیک چیک کرا، علقہ کا گزر گیا، مغدغا سے میں نکل آئی، بچے کی صورت سے نکل گئی، اب جوانی پہ ہوں تو آپ یہاں رک جائیں جو ینگ گروپ ہے، اور پھر خود سے پوچھیں میرے آگے کیا وقف ہے، اب میری زندگی کے کیا مرحلے آگے رہ گئے. اور اگر کوئی اس سے اوپر کی عمر ہے تو پھر وہ تو اس عمر کا انتظار کرے کہ سب کچھ جاننے کے بعد پھر کچھ نہ جانے. اصل میں لوگوں کو اعتراض تھا کہ کیسے اللہ قیامت کے دن اٹھائے گا، تو اللہ ایک اور مثال دیتے ہیں. اور تم دیکھتے ہو کہ زمین سوکھی پڑی ہے، پھر جہاں ہم نے اس پر مینہ برسایا کہ یک یک وہ پھبک اٹھی اور پھول پھول گئی، اور اس نے ہر قسم کی خوش منظر نباتات اگانی شروع کر دی. یہ سب کچھ اس وجہ سے ہے کہ اللہ ہی حق ہے، یا کم از کم ایک دفعہ کے اندر گریندی آ جاتی ہے تو کیا اللہ کی ذات تمہیں ایسے چھوڑ دے گی؟ قدیر، اور وہ مردوں کو زندہ کرتا ہے اور ہر چیز پر قادر ہے. اور اس بات کی بھی دلیل ہے کیا کہ وَالنَّسَاءَةُ آتِيَةٌ لَا رَيْبَ فِيهَا، کہ قیامت کی گھڑی آ کر رہے گی. وَأَنَّ اللَّهَ يَبْعَثُ مَن فِي الْقُبُورِ، اور اس میں کسی شک کی کوئی گنجائش نہیں، اور اللہ ضرور ان لوگوں کو اٹھائے گا جو قبروں میں جا چکے ہیں. سوچیے ہمارے رشتہ داروں میں کون کون قبروں میں جا چکے ہیں. دیکھیے اللہ تعالیٰ نے پانچ حقیق، حق اللہ ہے، مردوں کو زندہ کرے گا، ہر چیز پہ قادر ہے، کیا قیامت کی گھڑی آئے گی اور اللہ مردوں کو اٹھائے گا. کیا ان پانچ چیزوں پہ یقین کرنے کے بعد ایک انسان شک بھی کر سکتا ہے اللہ کی ذات کے بارے میں، اس کی قدرت کے بارے میں؟ اللہ تعالیٰ کیسے دنیا کو بنا بنا کے بگاڑتا ہے، بگاڑ کے پھر بناتا ہے، لیکن ہمیں اس بات کی سمجھ بہت تھوڑی ہے، ہم اس رب کے بارے میں کمی سوچتے ہیں. اب آگے بحث کو بھی صورت کے اندر نوٹ کیجئے، کیا میں دین کے معاملے میں بحثیں تو نہیں کرتی؟ سیدھا سادہ حکم آ جائے مان لیتی ہوں کہ اس کے اوپر چونچا شروع کر دیتی ہوں. فرمائے وَمِنَ النَّاسِ مَن يُجَادِلُ فِي اللَّهِ بِغَيْرِ عِلْمٍ، اور آپ نوٹ کر رہے ہیں کہ بغیر علم بحثوں کی بات آ رہی ہے. تو بحث کرتے ہی وہ ہیں جن کا علم تھوڑا ہوتا ہے، وہ الجھتے ہی رہتے ہیں، اور جن کا علم ہوتا ہے وہ تو اپنی جان بچا کے نکل آتے ہیں کہ ہم ان لوگوں کے ہونے لگتے ہیں. پر میں بعض اور لوگ ایسے ہیں جو کسی علم اور ہدایت اور روشنی بخشنے والی کتاب، تین چیزیں ہائی لائٹ کریں، علم کی کمی، ہدایت کی کمی اور روشنی بخشنے والی کتاب کیے بغیر، ان تین چیزوں کی کمی انسان کو بحثوں میں مبتلا کرتی ہے. اور ایسے ہی کم، وہ کہتے ہیں نا، نیم حکیم خطرہ جان، نیم ملا خطرہ ایمان. تو آپ اپنے اندر چیک کیجئے، کیا یہ 17 پارے پڑھ کر مجھے بحثیں کرنے کی عادت تو نہیں ہوگی؟ گھر جا کے فتوی تو نہیں دیتی رہتی؟ پر میں ایسے لوگ گردن اکڑائے ہوئے اللہ کے بارے میں جھگڑتے ہیں تاکہ لوگوں کو اللہ کی راہ سے بھٹکا دیں. ایسے شخص کے لیے دنیا میں رسوائی ہے، اور قیامت کے روز اس کو ہم آپ کے عذاب کا مزہ چکھائیں گے. یہ ہے تیرا وہ مستقبل جو تیرے ہاتھوں نے تیرے لیے آگے بھیجا. ورنہ اللہ اپنے بندوں پر ظلم کرنے والا نہیں. بحثوں سے بچنا، جس نے بحث کرنے کے علم حاصل کیا اس نے تو ایک ایسی کیا کہ کسی کو توپ دی کہ دشمن کو مارے اور وہ اس توپ سے مچھر مارنے لگ جائے. بہت سارے لوگوں کے نصیب میں علم سے تعلق جوڑنے کے بعد صرف سیلف پروجیکشن ہے، اور یاد رکھیے بحث وہی کرتا ہے جو اپنے آپ کو منوانا چاہتا ہے. اس کے بعد اب آگے والی جو آیت ہے اس کو ہائی لائٹ کر کے، دو آیتیں ہیں کم از کم، ان کو اکٹھا پڑھ کے، ہم سب کے لیے آئینہ ہے، خاص طور پہ میں. کیا وَمِنَ النَّاسِ مَن يَعْبُدُ اللَّهَ عَلَى حَرْفٍ فَإِنْ أَصَابَهُ خَيْرٌ اطْمَأَنَّ بِهِ وَإِنْ أَصَابَتْهُ فِتْنَةٌ انقلب عَلَى وَجْهِهِ، اور لوگوں میں کوئی ایسا ہے، کون ہے؟ اس کو اپنے اندر ڈھونڈنا ہے، جو کنارے پہ رہ کر اللہ کی بندگی کرتا ہے. اگر فائدہ ہو تو مطمئن ہو گیا، اور جو کوئی مصیبت آ گئی تو الٹا پھر گیا. اس کی دنیا بھی گئی اور آخرت بھی، یہ ہے صریح خسارہ. پھر وہ اللہ کو چھوڑ کر ان کو پکارتا ہے جو نہ اس کو نقصان پہنچا سکتے ہیں نہ فائدہ دے سکتے ہیں. ذالک هو الضلال البعید، یہ ہے گمراہی کی انتہا. ید لمن در روح اقرب من نفعه، وہ ان کو پکارتا ہے جن کا نفع اس کے نقصان سے قریب تر ہے. بدترین ہے اس کا مولا اور بدترین ہے اس کا رفیق. یہ کون ہے؟ یہ وہی ہے جو اس شخص کا اپوزٹ ہے جس نے اللہ کے اس حکم پہ عمل کیا کہ یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ. سورہ بقرہ میں ہم یہ حکم پڑھ چکے کہ ایمان والو دین میں پورے کے پورے داخل ہو جاؤ. امیجن کیجئے یہ کمرہ ہے، آپ اس کمرے کو دین کا کمرہ سمجھیے. اللہ کیا فرماتے ہیں کہ جب اس کمرے میں داخل ہو پورے دل سے آؤ، دل، دماغ، سوچ، نظریں سب لے کر آؤ. تفکرات باہر چھوڑ دو، خوشیاں باہر چھوڑ دو، ایکسائٹمنٹ باہر چھوڑ دو، اور جب اندر آئے ہو تو اس وقت سے بالکل فائدہ اٹھا لو. یہ تو ہے وہ بندہ جو اس ہال میں ہونے والے ایک ایک لفظ سے فائدہ اٹھائے گا، بھرپور فائدہ اٹھائے گا. اور آپ دیکھیے کہ ایسا شخص جب پہلے آئے گا تو سب سے آگے بیٹھے گا، ابزارب زیادہ کرے گا، جذب کرے گا، فرشتوں کی رحمتوں کی دعائیں لے گا. اس کے برعکس ایک شخص، امیجن کیجئے اسی کمرے میں داخل ہوتا ہے، وہ آتا ہے اور وہ پیچھے بالکل گھستے ہی آگے کینٹین کے پاس بیٹھ جاتا ہے، ریسپشن کے پاس بیٹھ جاتا ہے، اس اوپر والے ہال میں آنے کے بجائے نیچے بیٹھ جاتا ہے، کسی دیوار کے ساتھ ٹیک لگا کے بیٹھ جاتا ہے. وجہ کیا؟ کہ ذرا تھوڑا ریلیکس رہوں گی، اور ریلیکسیشن میں سو بھی گئے تو کسی کو پتا تو نہیں چلے گا. اس نے کیا کیا؟ किनारे पे खुद को रखा। आप देखिए जो किनारों पे होते हैं वो हमेशा डूबते हैं, कभी किसी कश्ती में कोई बैठे हो और अल्लाह ना करे कश्ती डूबे तो हमेशा किनारे से उलटती है, बीच के लोग बीच में होते हैं। दीन सिर्फ उन लोगों को मुश्किल लगता है जो किनारों से दीन को ले रहे हैं। पिज्जे की मिसाल ले लीजिए कि पिज्जे का सबसे मजे का हिस्सा कौन सा होता है, जो मिडल का हो, सॉफ्ट, उसमें सबसे ज्यादा स्टफ भी होता है, उसके अंदर थिकनेस भी होती है। किनारे जैसे भी हम खाते थे आखिरी बाइट खाएं कहते हैं बहुत मजा आया, और आप कोई सिर्फ किनारे किसी को आप पिज्जे का किनारा तोड़ दें कहना टेस्ट करो कहेगा इसमें तो कुछ भी नहीं है, ये तो सुख है। उन लोगों को दीन मुश्किल लगता है। आज वेस्ट का जितना मीडिया, आज मॉडर्न दुनिया जितना इस्लाम पे चूचा कर रही है, और अगली सूरतों में हम पढ़ेंगे इंशाल्लाह सूरत नूर में तो बहुत कुछ ही आएगा कि जिसपे आज को इतराज है उसकी वजह यह कि उन्होंने दीन की मिठास नहीं चखी। आज अगर दीन के अंदर घुसे होते तो हम ऐसे एंजॉय करते जैसे लोग किसी को एंजॉय करते हैं। कभी उन लोगों की जिंदगियां तो देखा करें कि जो वाकई खिलाफ सिलमी का मुंह बोलता सबूत है, उनको वाकई फिर इस दीन से मजा आता। वो कहते वाह क्या दीन बनाया तूने अल्लाह, वो कब्र में भी कह देंगे कि अल्लाह मेरा दीन इस्लाम मुझे बड़ा पसंद था। वो सुबह शाम कहते हैं रदी तो बिल इस्लामी दीना, और हम जैसे ना इधर के ना उधर के, अब तू में नो नबी बाद दिल की तब व तकफरू नबी बाद, एक हुक्म दीन का मानते हैं तो दूसरा छुटता नहीं दिखता। एक दफा अल्लाह को खुश करके दिल मुतमईन होता है, अगले लम्हे हुक्म तोड़ के नाफरमानियां कर रहे होते हैं। तो आज हमारे पूरे मुआशरे का मसला क्या है कि वो किनारों पर रखा हुआ है। और आपने देखा इस किरदार का काम क्या है, ये नफा लेने वाला शख्स है, मुनाफिक है ये, सिर्फ दीन के नफों का हरीस है। अब देखिए ना किनारे पे कौन खड़ा है, जब दिल चाहेंगे दिल चाहे चले जाएंगे, अंदर कोई अच्छी बात होगी तो अंदर आ जाएंगे, अगर अंदर अच्छी ना हो तो निकल जाएंगे। ऐसे लोग नुकसान किसको देते हैं, एक तो खुद को, दूसरा देखिए आप सोचिए कोई बाहर के इस मेन गेट के पास ही खड़ा, एक खड़ा हुआ फिर दूसरा भी आ, चार छह लोग उस दरवाजे के आगे खड़े हो जाए। हो सकता है कुछ सिस्टर्स मजबूरी की वजह से नीचे लेट हो और वो फटाफट पहुंचे, जो ही वो सीढ़ियों में आ और बहुत सारे लोगों को सीढ़ियों के पास वहां खड़ी देखे वो क्या सोचेंगे, नंबर एक के हॉल फुल है जगह नहीं रही मस्जिद में। आप देखते हैं ना कि लोग ऊपर नीचे नमाज शुरू हो जाते हैं तो ऊपर पास हॉल खाली होते हैं, नीचे से लोग ये सोच के पलट जाते हैं कि मस्जिद में जगह नहीं है। हाँ अब क्या हुआ वो उसको देख के पलटे, जो दीन का कट एंड पेस्ट रूप लेते हैं ना वो दूसरों को दीन से भगाते हैं कि हमारा दीन है ही बहुत डिस्ट्रेक्टेड दीन और बहुत खराब, यहाँ लग गई कोई सफाई की कोई हुक्म की बात आ गई कोई ऐसी बात हो गई कि सबको खड़े होना है या बात करनी तो चुपके से निकलना शुरू हो गया। तो जो नीचे से आने वाला वो क्या सोचेगा कि क्लास ओवर होगी, ओहो ठहरो ठहरो अपने ड्राइवर को वापस बुलाऊं, क्या हुआ कि उसने पलटते फिर दूसरे को भी पलटा दिया। तो सोच लीजिए कैसे ये मुनाफिक होते हैं जो दुनिया में लोगों को दीन से दूर करते हैं। अल्लाह कहते हैं ऐसा शख्स कभी भी फायदा नहीं पाएगा, लेकिन इसके बरक्स आप जैसे लोग माशाल्लाह जो दीन के जज्बों में चूर, मोहब्बतों में, सीखने के शौक में, घर के कितने मरहलों से गुजरते हुए नींद से जिहाद करते हुए पहुंचते, तो आइए आपके लिए खुशखबरियां भी बहुत हैं कि इन्नल्लाह यदखिलुल्लज़ीना आमनू वामिलुस्सालिहाति जन्नातिन तजरी मिन तहतिहल अन्हार। इसके बरक्स अल्लाह इन लोगों को जो ईमान लाए और जिन्होंने नेक अमल किए यकीनन ऐसी जन्नतों में दाखिल करेगा जिनके नीचे नहरें बह रही होंगी। आप में से वो सब स्टूडेंट जो यहाँ वक्त से पहले पहुंच गए, यानी अपनी क्लास का जो टाइम था 9:45 से 10 o'clock तक जितने साथी आए सिर्फ एक रिलैक्सेशन के, वो सब इधर अपना नाम लिख लें कि अल्लाह आपकी तारीफ कर रहा है कि माशाल्लाह आपने आकर वो जन्नतें पाली, वहां की जगह रख ली। और इन्नल्लाह यफ़अलु मा युरीद, अल्लाह करता है जो कुछ चाहता है, अल्लाह को कोई रोक नहीं सकता। रह गए वो लोग जिनको इस्लाम की तरक्की चुभती है, जिनको इस्लाम फैलता चुभता है। अब अगली आयत का खुलासा समझ लीजिए कि जिसको इस्लाम की तरक्की चुभती है अल्लाह कहते उसे को जाओ रस्सी गले में डाल के फंदा ले लो। लोग अल्लाह के नबी सल्लम के जवाल का इंतजार कर रहे थे, कहते थे नाउज बिल्ला इनको मौत है या ये दुनिया से कहीं जाए ताकि हम ये इस्लाम की जो तरक्की देख रहे हैं ये खत्म हो। अल्लाह कहते अच्छा मन जो शख्स ये गुमान रखता हो कि अल्लाह दुनिया और आखिरत में इसकी कोई मदद ना करेगा, किसकी, नबी की। इसकी दो तीन तर्जमे डिटेल से जब पढ़ेंगे इस पे बात करेंगे, लेकिन एक मतलब यहाँ नबी सल्लम की मदद, क्योंकि इनकी ख्वाहिश क्या थी कि अल्लाह कभी नबी की मदद ना करे, इनको कभी इधर पांव जमाने का मौका ना मिले, इनकी तो कभी लोग मदद ना करें, दिस एंड दैट। तो क्या इसे चाहिए कि एक रस्सी के जरिए आसमान तक पहुंचकर शिगाफ लगाए, फिर देख ले कि आया इसकी तदबीर किसी ऐसी चीज को रद्द कर सकती है जिसको नागवार है। ऐसी खुली खुली बातों के साथ हमने इस कुरान को नाजिल किया और हिदायत अल्लाह जिसे चाहता देता है, क्या पता चला अल्लाह अपने दीन की मदद करेगा। आप खुश रहना चाहते हैं तो आप दीन के फलते फूलते काम को देख के खुश हों, फिर आप दीन वालों को देख के खुश हों। और अगर आपको लगता है दीन पे चल के मेरी मदद नहीं होनी, ये दूसरी तफसीर है कि कुछ लोग सोचते हैं कि जब दीन पे आऊंगी तो मेरी मदद नहीं होनी, मेरे बच्चे को रिश्ते नहीं होने, मेरा शौहर दूसरी शादी कर लेगा, दिस एंड दैट, तो अल्लाह कहता है तुम्हें बेहतर है खुदकुशी करके अपने आप को खत्म करो। यानी जिनको दीन गले की फांस लगता है फिर उनको जीने का कोई हक नहीं, वो दुनिया से चले जाए। इन्नल्लज़ीना आमनू वल्लज़ीना हादू वस्साबीना वन्नसारा वल्मजूस, जो लोग ईमान लाए तो यहूदी हुए और साबी और नसारा और मजूस, और कौन अल्लज़ीना अशरकू, और जिन लोगों ने शिर्क किया। होगा कि इतने मजाहब की बात की जा रही है, ऐसे लग रहा है कंपैरेटिव रिलीजन है। क्या होगा, इन अल्लाह यफ़सिलु बैनहुम यौमल क़ियामा, बेशक अल्लाह इनके दरमियान क़यामत के रोज फैसला करेगा। क्या दुनिया में ये फैसला नहीं होगा? वाह है जा हक का वजह कल बातिल, हक आ गया बातिल चला गया, फैसला तो हुआ कि इस्लाम हक है, लोग नहीं मानते ना, तो अल्लाह कहते क़यामत के दिन तुम देख लोगे क्योंकि मुसलमान को फायदा हो रहा है, अल्लाह की मदद इस्लाम के साथ है, या सारी बातों के सब उनके साथ जो अपने आप को हक पे समझते हैं। अलम तरन अल्लाह यस्जुद लहू मन फिस समावाती व मन फिल अर्ध, क्या तुम देखते नहीं हो कि अल्लाह के आगे सर बसजूद है वो सब जो आसमानों में है और जो जमीन में है। सोचिए कभी खाना काबा में नमाज का वो मंजर जिसमें सब सजदे में गए, उसको देखा हो ना, तो इस वक्त मेरी आंखों में वो है, कितना खूबसूरत मंजर होता है। और एक नॉन मुस्लिम के बारे में याद आ गया कि उसने जब ये मंजर देखा था कि इतने लोग अल्लाह के आगे झुके हुए, तो उस मंजर की रिक्कत से इस्लाम कबूल कर लिया। इतने लोग मेरे रब के आगे झुकते हैं, मैं नहीं झुकूंगी, उसको क्या फर्क पड़ेगा। वो सब जो आसमानों में है और जो जमीन में है, सूरज और चांद और सितारे और पहाड़ और दरख्त और जानवर और सब बहुत से इंसान, नोट किया आपने, इंसान की बात आई तो ये नहीं कहा सब, बल्कि कहा कसीर, उन बहुत सारे लोग भी झुकते हैं माशाल्लाह, लेकिन सारे नहीं झुकते। और बहुत से लोग वो भी हैं जो अजाब के मुस्तहिक हो गए और जिसे अल्लाह ज़लील व ख्वार कर देने वाला नहीं। इन्ना अल्लाह यफ़अलु मा यशा, अल्लाह करता है जो कुछ चाहता है। क्या पता चला कि उम्मत मुस्लिमा अगर आज तुमको इज्जत चाहिए तो अल्लाह के आगे झुको, सजदों से इज्जत मिलेगी, अल्लाह का कुर्ब मिलेगा, तुम्हारे सारे मसलों का हल क्या है कि तुम अल्लाह के आगे जाहरी शक्ल से भी झुक जाओ और बातनी तौर पे भी तुम्हारा अंदर इस तरह अल्लाह के आगे झुकाओ कि तुम्हें अपने रब की बात को मानना इतना आसान लगे कि सारी दुनिया एक तरफ और मेरे रब का हुक्म एक तरफ। अब अगली आयतों में जहन्नुम के कुछ मंजर इमेजिन कीजिए, दुआ कीजिए कि जो शिर्क में पड़े हुए, कबायर में पड़े हुए, बेदात में है, या नफ्स की शरारतों की वजह से ऐसे ऐसे गुनाह कर चुके हैं कि जिसमें जहन्नुम में दाखिल किए जाएंगे, अल्लाह ताला उन सब पे अपना रहम करे, दुनिया में उनको तौबा की तौफीक दे। हाज़ानी हस्मान इख्तसमू फी रब्बिहिम, ये दो फरीक हैं जिनके दरमियान अपने रब के मामले में झगड़ा है, इनमें से एक वो जिन लोगों ने कुफर किया, इनके लिए आग के लिबास काटे जा चुके हैं। कुत्तियत लहुम सियाबु मिन नार, कुत्ती आप देखिए मजहूल है, जो सिस्टर्स कपड़े सीती हैं उनको पता है कि कपड़ा तब पहले खवातीन घरों में सीती है, कटा ना हो तो सुस्ती भी रहती है, लेकिन जब काट लिया जाए तो सीना मुश्किल नहीं लगता। अल्लाह कहते हैं इनके कपड़े कटे हुए हैं, बिल्कुल इनके नाप के काटे हुए हैं। युसब्बु मिन फौकि रउसिहिम, उनके सरों पर खौलता हुआ पानी डाला जाएगा। युस्खरु बिही मा फी बुतूनिहिम वल जुलूद, और जिनसे इनकी खाले ही नहीं पेट के अंदर के हिस्से तक गल जाएंगे, और इनकी खबर लेने के लिए लोहे के गुर्स होंगे, हंटर लोहे के। जब कभी वो घबरा कर जहन्नम से निकलने की कोशिश करेंगे, फिर इसी में धकेल दिए जाएंगे कि चखो अब जलने की सजा का मजा। अगर आप से मंजर देखें तो मुफसरीन कहते हैं कि जहन्नमी जो है जब जहन्नम में ले जाएंगे, उनके सर उनको पानी खोलता हुआ पानी दिया जाएगा, जब वो खा पानी नहीं पिएंगे। अब इमेजिन करें एक शख्स प्यासा भी है, भूखा भी है, जब उसको खोलता है सर के ऊपर हंटर मारा जाएगा, सर खुलेगा, उधर से खोलता हुआ पानी नहीं डालेंगे, होता होता उधर से सारी अंतड़ियों से जिस्म से प्राइवेट पार्ट के रास्ते उसकी खाल जो उसकी अंतड़ियां इंडस्टाइन है वो सब बाहर आएंगी और उसके इर्द गिर्द वो चक्कर लगाएगा। और ऊपर से फरिश्तों की धमकी क्या, फरिश्तों के ताने के, जुल्म को ज़ाबल हरीक, क्या मिला उन कोल्ड ड्रिंक से और उन खानों से اور ان لذتوں سے اور ان حرام کے مزوں سے کہ کل جہنم میں آ کے یہ حالات ہوا. یہ آسان کام نہیں ہے. ہم سب کو انسانیت کو اس آگ سے بچانا ہے. اس کے برعکس اب آپ سب کی باتیں ہیں. اللہ آپ کو اس میرے گمان کے مطابق کر من الصالحات جنات تجري من تحتها الانهار يحلون فيها حرير. امیجن کریں اپنے آپ کو. دعا کریں کہ اللہ آپ کے ساتھ یہ سب کر دے. دوسری طرف جو لوگ ایمان لائے اور جنہوں نے نیک عمل کیے, یہ دو چیزوں سے امیجن کرنا شروع کریں نا, صرف ایمان نہیں عمل صالح بھی. ان کو اللہ ایسی جنتوں میں داخل کرے گا جن کے نیچے نہریں بہ رہی ہوں گی. وہاں وہ سونے کے کنگنوں اور موتیوں سے آراستہ کیے جائیں گے. ایک ہوتا ہے سونا, پیور گولڈ کا زیور, خوبصورت وہ بھی بہت ہوتا ہے, لیکن جو سسٹرز پہنتی ان کو پتا ہے کہ جس سونے کے اندر نگینے لگ جائیں, سٹونز لگ جائیں, اس کا تو پھر حسن سونے پہ سہاگا. لوگ نہیں لیتے, کہتے نہیں سونے ضائع ضائع ہوتا ہے, لیکن آپ فیل کر سکتے ہیں کہ جو ایسا زیور پہنتے پھر وہ سجتا کتنا ہے. کیا آرٹیفیشل سونا زیور اس پہ کام کرے. اللہ کہتے ہیں وہاں وہ جڑاؤ کنگن جو دلہنوں کو پہنائے جاتے ہیں وہ کنگن ہوں گے. اور حدیث میں آتا ہے کہ مومن کو اس کے وضو کے جو اعضاء ہیں وہاں تک زیور پہنائے جائیں گے. دنیا میں تو صرف آرڈر کیا ہوا ہے, جب سے دنیا بنی اب سے لے کر قیامت تک وہ جنتیوں کے زیورات بنا رہا ہے. تو اللہ آپ کو سونے کے کنگن دے گا اور ان کے لباس ریشم کے ہوں گے. اگر یہ بری چیزیں ہوتی تو اللہ دنیا میں کیوں کہتا اور جنت میں پھر کیوں دیتا. پیور ریشم کے کپڑے ہوں گے. اور یہ بھی کوئی بڑی بات نہیں, اس سے بڑی بات اس سے بہت آگے ہے. کیونکہ یہ سب کچھ بھی پہنا ہو اور میاں صاحب بول رہے ہوں, غصے میں گالیاں دے رہے ہیں, ڈانٹ پڑ رہی ہے, ساس تانے دے رہی ہے, تو ایسے زیورات پہنی بھی بچیاں بھی آنکھوں میں موٹے موٹے آنسو لے کے رو رہی ہوتی ہیں. اللہ کہتے وہاں یہ بھی نہیں ہوگا. کپڑے بھی اچھے, زیور بھی اچھے, لیکن ان سب سے بڑھ کر کیا ہے, بخود الطیب من القول. اور اللہ جو سب تعریفیں کیا ہوا ہے اس کا راستہ دکھا دیا گیا. یہ ہے اصل بات. بس دفعہ انسان اچھے زیور کپڑے پہن کے موویز دیکھنے چل جاتے ہیں, کبھی گناہوں میں چلتے ہیں. اللہ کہتے ہیں ان کو اتنا سجایا, اتنا کچھ کیا, کیوں کہ دنیا میں ان کو جب ایک طیب بات کی دعوت ملی تھی, جب ان کو دنیا میں پاکیزہ چیزوں پاکیزہ محفلوں کی طرف بلایا جاتا تھا تو یہ خوشی خوشی آتے تھے. تو یہ کون لوگ ہیں جو دین کی دعوت قبول کرتے ہیں اور وہاں آ کے بیٹھتے ہیں اور طیب باتیں قبول کرتے ہیں. دیکھیے دنیا میں آج ہر طرف باطل کا غلغلہ, ہر طرف لوگ عجیب و غریب آپ کو دنیا میں چیزیں پیش کر رہے ہیں. باتیں تو آج کل لوگ کر رہے ہیں اور باتوں ہی کے ساتھ تو لوگ اپنے آپ کو خوشیاں لے کے جانے والے ہیں. لیکن اللہ کہتے ہیں جنہوں نے دنیا میں اپنا مزاج بدلا, آپ خود سے سوچئے کیا میرا ٹیسٹ چینج ہو رہا ہے. آپ سب کو اتنا تو پتا چلتا ہی ہوگا نا, پہلے کیا باتیں تھیں. اب چاہتے ہیں کہ دنیا میں تم اپنا ٹیسٹ بہتر کرتے جاؤ, اللہ سبحانہ تعالیٰ تمہیں کلمہ طیبہ کے تقاضے پوری کرنے کی توفیق دے گا, اچھے کام کرنے والے. اور اللہ تعالیٰ ایسے لوگوں کو پھر اپنے راستے دے گا. بخود الی صراط الحمید, اللہ کے گھر کا راستہ. ان الذین کفروا ویصدون عن سبیل اللہ والمسجد الحرام, جن لوگوں نے کفر کیا اور جو آج اللہ کے راستے سے روک رہے ہیں اور اس مسجد حرام کی زیارت کے راستے میں رکاوٹ ہے, جسے ہم نے سب لوگوں کے لیے بنایا, جس میں مقامی باشندوں اور باہر سے آنے والوں کے حقوق برابر ہیں, ان کی روش یقیناً سزا کی مستحق ہے. کیا پتہ چلا کہ کسی بھی طرح سے لوگوں کو دین سے روکنے. وہ کفار مکہ کی طرف اشارہ ہے, اس لیے آپ الجھیے گا نہیں. یعنی جنہوں نے مسلمانوں پہ راستے بند کیے, اور آج وہ تمام جو اللہ کے راستے اور اللہ کی مسجدیں اور اللہ کے دین کے اداروں سے لوگوں کو روکتے ہیں, فرمایا جو اس راستے سے ہٹ کر ظلم کا طریقہ اختیار کرے ہم اسے دردناک عذاب کا مزہ چکھائیں گے. یہ کیسے ہو سکتا ہے کہ سورہ حج ہو اور ابراہیم کا ذکر نہ آئے. اب ابراہیم کی وہ محبتیں, وہ بے ساختہ قسم کی ادائیں اللہ کو اتنی پیاری لگی. سورہ بقرہ میں پڑھی آپ نے, الحمدللہ اللہ نے کتنی ڈیٹیل سے بتا دیا. پھر اس کے بعد سورہ ابراہیم میں پڑھی. اب تیسرا مقام ہے جب اللہ تعالیٰ ابراہیم کے اپنے گھر کو بنانے کی بات کرتے ہیں. کیوں بھائی, آج تک تو 10 سے زیادہ دفعہ مکہ بنا ہے. آپ کہتے ہیں سوری, یعنی روایت سے پتہ چلتا ہے کہ 10 دفعہ خانہ کعبہ رینوویٹ ہو چکے, فرشتوں سے لے کے اب آخری دور تک. اور رینوویشن تو آپ کو ابھی بھی جاری ہے جو 2020 تک رہے گی, اور اس کے بعد وہ بالکل ایک نئی دنیا بنے گا. لیکن کبھی آپ نے سوچا کہ ابراہیم علیہ السلام کا ذکر کیوں ہے؟ یہ نقطہ اس وقت ذرا ذہن میں رکھیے گا. اگر آپ غور کریں, ابراہیم نے اس وقت بیت اللہ کی تعمیر کی جب بیت اللہ مٹ چکا تھا. حضرت نوح علیہ السلام کی قوم پہ جب عذاب آیا تھا تو اس میں اس کی دیواریں گر گئیں, ختم ہو گیا تھا, دنیا میں پتہ نہیں چلتا تھا کدھر ہے. کچھ عرصہ تک خانہ کعبہ دنیا میں نہیں رہا, بنیادیں تھیں. پھر اللہ نے ابراہیم کو اس خدمت کے لیے چنا جب پہلے ان کے بیٹے اور بیوی کو چھوڑا اس جگہ پہ, فیملیرائز کیا, اس ماحول سے یوز ٹو کیا, اور جب وہ عرب کی سرزمین عرب کے ماحول اور موسم سے یوز ٹو ہو گئے تو پھر جوان ہوتے ہوئے بچے کو ساتھ لے کر اس گھر کو بنایا. مجھے تو اس میں ایک ہی بات سمجھ آتی ہے کہ دین کا کام ہر حال میں خوشی کا کام ہے. دین کے کام کے درجے ہمیشہ بہت ہیں, لیکن جس کو سکریچ سے کام کرنے کا موقع مل گیا, جو دین کی بنیادوں میں پڑ گیا, اس کے اوپر اللہ رش کرتا ہے. اور آج مسلمان اس صدی میں اور اس سے پچھلی صدیوں میں اور اس سے آنے والی صدی کے اس دور میں جو دین کا کام کریں, یہ پھر ایک قسم کی دین کو بنیادوں سے لینے والا کام ہے. آپ اور میں تو بڑے خوش قسمت دور میں پیدا ہوئے. اکثر لوگ کہتے ہیں کہ ہم نبی صلی اللہ علیہ وسلم کے دور میں پیدا, وہیں تھا ابو طالب بھی وہیں تھے اور عبداللہ بن ابی بھی وہیں تھا. آپ شکر کرے اللہ تو نے مجھے اس دور میں پیدا کیا. ابھی وہ فتنے نہیں آئے قیامت کے قریب کے کہ جس سے پہلے انسان کہے گا کہ اللہ مجھے تو زمین کے پیٹ میں کر دیتا. آج میرے اور آپ کے لیے کام ہے, اپنے بچوں کو مستری مزدور بنائیں دین کے کاموں کے لیے. جیسے ابراہیم خود کون تھے؟ مستری تھے, اور بیٹا مزدور تھا. اولاد کو لے کر ساتھ چلے. اللہ کہتے ہیں دیکھو مجھے اپنا ابراہیم کتنا پیارا لگتا ہے. آپ میں سے ہر وہ سسٹر جو کہیں ایسی جگہ دین کا پیغام پہنچوا رہی ہیں, وہ اس بات کو اپنے اوپر لے کر خوشی منائے. چند دن پہلے مجھے ایک ای میل آئی کسی ایڈمن کی وجہ سے, تو کہنے لگے کہ کہاں کہاں پیغام جا رہا ہے کہ ایک سسٹر غالباً افریقہ میں گئی اور وہاں وہ ایک چھوٹے سے گروپ میں بیٹھ کے ہمارے ساتھ دورہ قرآن کر رہے ہیں. کین یو بلیو, ہم نے کبھی جانا ہے وہاں؟ کس کو پتا کس کے پاؤں کہاں لگنے. سات سمندر پار اللہ پیغام پہنچاتا ہے. آ کر لبیک پکارا تھا, کس نے سنی تھی؟ جب انہوں نے کہا تاؤ لوگ اللہ کی طرف, ان کو نہیں پتا. لیکن آج ہر بندہ ان کی پکار پہ آ رہا ہے. تو اللہ تعالیٰ کہتے ہیں وَإِذْ بَوَّأْنَا لِإِبْرَاهِيمَ مَكَانَ الْبَيْتِ, یاد کرو وہ وقت جبکہ ہم نے ابراہیم کے لیے اس گھر یعنی خانہ کعبہ کی جگہ تجویز کی, اور کہا کہ اور اس ہدایت ان کو ہدایت کی سوری اس ہدایت کے ساتھ کہ میرے ساتھ کسی چیز کو شریک نہ کرو, اور میرے گھر کو طواف کرنے والوں اور قیام اور رکوع اور سجود کرنے والوں کے لیے پاک رکھو, اور لوگوں کو حج کے لیے اذن عام دے دو کہ وہ تمہارے پاس ہر دور دراز کے مقام سے پیدل اور اوپر سوار آئیں تاکہ وہ فائدے دیکھیں جو یہاں ان کے لیے رکھے گئے ہیں. یہ سب کچھ کیسے ہوا ہوگا؟ وَيَذْكُرُ اسْمَ اللَّهِ فِي أَيَّامٍ مَعْلُومَاتٍ, اور چند دن مقرر اور چند مقرر دنوں میں ان جانوروں پر اللہ کا نام لیں جو اس نے بخشے ہیں. سورہ بقرہ میں ہم نے پڑھا تھا کہ حضرت ابراہیم نے دعا کی تھی وارینا مناسکنا, کہ اللہ میں نے گھر بنایا اب تو مجھے اس میں طریقہ سکھا. تو اس صورت میں آپ کو وہ طریقہ بتایا جا رہا ہے. یہ پورا حج اور اس کی قربانی کے ڈفرینٹ ریچولز ہیں جن کو ہم پڑھ رہے ہیں. فرمایا ان لوگوں کو یعنی ان جانوروں کو ذبح کرتے ہیں جس کا اللہ نے حکم دیا, اور کہا کہ فَكُلُوا مِنْ خَوَاتِمُ الْبَائِسَ الْفَقِيرِ, خود بھی کھائیں اور تنگ دست محتاج کو بھی دیں. کیا مطلب؟ قربانی کا گوشت خود بھی کھایا جائے گا اور غریبوں کو بھی دیا جائے گا. ہمارے ہاں معروف یہی ہے, اس کے تین حصے کیے جائیں, پسندیدہ تو یہی ہے, لیکن وقت اور حالات کو دیکھا جائے گا. آپ دیکھیں ذرا, ایک لمحے کے لیے سنیے, سوچئے کہ ابراہیم نے ایک ویران جگہ پہ گھر بنایا اور پکار لگائی. حدیث میں آتا ہے کہ جب گھر تعمیر ہو گیا تو ابراہیم نے کہا اللہ تعالیٰ واٹ نیکسٹ, اب کیا کروں؟ تو کہا ابراہیم یہ فلاں ٹیلے پہ کھڑے ہو جاؤ, غالباً مقام ابراہیم پہ یا اس جگہ پہ ایک چھوٹا سا ٹیلا تھا, کہاں کھڑے ہو جاؤ, پھر کہا پکارو, آواز لگاؤ کہ لبیک اللہم لبیک. کہا اللہ تعالیٰ یہ کون سنے گا, ادھر کوئی نہیں. کہا آپ کا کام آواز لگا, ہمارا کام اس آواز کو پہنچانا. اور غالباً امام مجاہدہ کہتے ہیں کہ جو آج ہم حج کے موقع پہ لبیک اللہم لبیک کہتے ہیں, تو ہم حضرت ابراہیم کے اس لبیک کے جواب میں کہتے ہیں جی ابراہیم ہم حاضر ہیں. آپ کا میرا کام یہی ہے. ہم کہتے ہیں جی ہماری کو سنتا ہی نکار خانے میں توتی کی آواز کون سنے گا؟ کوئی سنے نہ سنے, آپ کا کام سنانا ہے. دیکھیے تب سے لے کے آج تک کسی سال حج کا یہ کورس منقطع نہیں ہوا. आप कहते हैं अगले कोर्स में कौन आएगा, मैं हर साल ये सोचती हूँ जब भी कहीं कोर्सेज होते हैं, मैं कहती हूँ जिन्होंने आना था वो आ गया, अब कौन आएगा। लेकिन जब रजिस्ट्रेशन शुरू होती है तो वो लोग जिनकी उम्मीद होती है वो कोई नहीं आते और दूसरे आ जाते। अल्लाह कहते तुम पुकार लगाते रहो, ये कहना छोड़ दो कि हमारी बात कोई नहीं सुनता। दूसरी बात आप देखिए कि यहाँ कुर्बानी की बात है, आज बहुत सारे शोशे छोड़ दिए लोगों ने कुर्बानी के नाम पे कि ये ज्यादा जानवर दोस्त लोग होते हैं, वो कहते हैं ये तो जुल्म है और बारबेरी का, और इस्लाम क्यों इतने जानवर जिबा कराता है, इसकी जगह तो सड़कें बना दो और इसकी जगह वो कर दो। आपने भी सुनी होंगी ये बातें, लोग सवाल पूछते हैं कि जरूरी है कि हम बकरा छतरा जिबा करें, हम फुला जगह हॉस्पिटल ना बनवा दें। तो आप बताइए कि ये सवाल उस वक्त क्यों नहीं करते जब 20-25 हजार का एक मेकअप दुल्हन का करवाते हैं, कि क्यों ना इसकी जगह एक इस्लाम के रिचुअल्स को तोड़ने की बात है। आज एक ऐसा खास तबका है कि जिसको चिढ़ है कि हमने हर वो चीज जिससे इस्लाम की खुशबू है उसको खत्म करना है। और मैं और आप जरा खुद को देखें, जो हमारे दौर की ईदें थी, हमारे से भी पहले दौर की ईदें थी, क्या आज हमारे बच्चे उस ईद को जानते हैं? वो गोश्त और वो बकरे और बकरों का आना और उनको पानी पिलाना और उनको चारा देना और उनकी गंदगी साफ करना। पहले दौर में गांव में तो मैंने सुना है लोग खुद पालते थे, पूरा साल जानवर पलता था, सबको पता था ये कुर्बानी का जानवर है, फिर उसको काटते थे तो रोना भी कितना आता था क्योंकि वो घर के बच्चों की तरह हो जाता था। असल ये बात है कि तुम्हारे दिल के ऊपर चोट पड़ रहे हो ये रिचुअल्स ने। मैं और आप अगर बाहर रहते हैं तो क्या हुआ, यहाँ हम कपड़े नहीं पहनते? मैं तो हैरान होती हूँ, हर वो चीज जो अपने मुल्कों में ना मिलती है वो इधर मौजूद है। तो क्या हम कुर्बानी का बकरा पाउंड्स में नहीं कबूल कर सकते? हाँ, पूरा साल हम पाउंड्स में गोश्त खाते हैं, फिर हम पाकिस्तान में भेज देते हैं कि चलो वहां रुपयों में और भेज दो। नियत तो अल्लाह को जान पता है, लेकिन अगर पैसों की भी नियत है और कहते हैं यहाँ किसको दें क्या करें, तो आपके बच्चे तो उस नेमत से महरूम होते हैं। अल्लाह ने आपको तौफीक दी है वहां भी भेजे, लेकिन यहाँ भी करें। हर जगह जहां रहते हैं इख्तमाम करना चाहिए मुसलमानों को कि अपने बच्चों को साथ लेके स्लॉटर हाउस में जाएं, वहां बकरे छतरे देखें, और जो उस वक्त उसको तड़पता देखकर, जो उसकी आंखों में नमी देखकर अल्लाह पे प्यार आता है, वो आमतौर पे तो आता नहीं है। और अल्लाह ताला ने कितना अच्छा इंतजाम किया हुआ है, वो गरीब बेचारे जिनको सारा साल गोश्त नहीं मिलता, कभी सोच भी नहीं सकते लोग आज के दौर में अपने मुल्कों में कि वो गोश्त खाएं। वो ईद के ईद गोश्त कुछ क्यास ना करें कि जिनकी फ्रिजें पूरा साल भरी रहती हैं। और एक चीज जो मैंने 2-3 सालों में पिछले नोट की है, वो जरूर बताऊंगी, पहले ऐसा नहीं होता था, वो क्या कि ईद वाले दिन भी लोग पिछला ही रखा हुआ गोश्त पकाते हैं, मुर्गी पकती है या पिछला रखा हुआ। मुझे अच्छी तरह याद है कि जब हम सारे के अपना अपना बचपना कह लें या लड़कपन था, ईद से 1 हफ्ता 10 दिन पहले फ्रीजर खाली हो जाता था। आज दाल पक रही है, आज सब्जी पक रही है, आज चावल बन रहे, क्यों कि आगे गोश्त बहुत खाना है तो दिल भी भर जाता है और बाकी थोड़ी चेंज लगती है। और वो जो ईद के दिन फौरन कच्चा कच्चा गोश्त और कलेजी और गुर्दे आते हैं और वो उसी वक्त करके मर्दों का उसको भूनना, क्या उसका लुत्फ। और मुझे आज भी वो महफिलें याद है कि ईद के गोश्त से फिर कीमा बनता है और बारबेक्यू हो रहा है और सारे खान, हमारे बच्चे ईद का गोश्त नहीं खाते, ये भी एक गम है। कहते हमें बू आती है और वो कहते हैं कि बच्चे को दिखाने लेके उस दिन से उसने गोश्त खाना छोड़ दिया, कि हम अपने आप को क्यों इस तरह से लेके आते हैं। तो याद रखिए ये सारी चीजें हमारी जिंदगी में होनी चाहिए। अल्लाह ताला से दुआ कीजिए कि हमें अपने रिचुअल से प्यार हो। हमने मोमबत्तियां बजाना तो नहीं छोड़ा, केक काटने तो शादियों पे नहीं छोड़े, क्रिसमस ट्री तो उसको पूजना नहीं छोड़ा उनके कहने पे, उन्होंने तो हमारे सब कुछ नहीं किया लेकिन हमने उनके सारे काम कर दिए। तो अल्लाह ताला कहते हैं कि इसको खाओ भी, खुद भी खाओ, जब तक आप खुद नहीं खाएंगे बात नहीं बनेगी। फिर फरमाया अगला रिचुअल है हज का, सुम्मल यक्दू तफसहुम, फिर अपना मैल को चैल दूर करें, यानी हाजी इतने दिन का एहराम में होता है तो कुर्बानी के बाद फिर वो अपना एहराम खोल देता है, उसी की तरफ इशारा है, और इसके बाद वो काफी सारी पाबंदियों से आजाद हो जाता है। और चाहिए और इस कदीम घर का तवाफ करें, अभी इस वक्त जरूरत तो नहीं है इसकी, लेकिन चंद आयतों में पूरे हज का तरीका है, हज के जो बेसिक रुकन है उनका जिक्र कर दिया। और ये आखिरी तवाफ जो ये तवाफ इफाजा, यानी जो हज का एक लाजमी हिस्सा है, फरमाए ये था तामीर काबा का मकसद, और जो कोई अल्लाह की कायम करदा हुरमतों का एहतराम करे तो ये इसके रब के नजदीक खुद इसी के लिए बेहतर है। और पीछे हम पढ़ चुके हैं कि कुर्बानी के जानवर शायरिल्ला में से हैं, इनकी इंसल्ट नहीं करनी चाहिए, इसीलिए कान कटा हुआ और इस तरह से जख्मी जानवर लेने की बजाय सेहतमंद जानवर लेने चाहिए। हदीस में आता है कि मोटे ताजे जानवर कुर्बान किया करो, ये सरहद पर तुम्हारी सवारियां होंगी, पुल सरहद पे जब इंसान को चल के। इसी के साथ आप देखिए कि अल्लाह की जो और भी शायर है उसकी भी इज्जत करनी चाहिए, मसलन दाढ़ी कभी इसका मजाक ना उड़ाए, मौलवी लफ्ज कभी इसका मजाक ना उड़ाए, पर्दा इसको तंबू कहना, नंजा टटल कहना। अल्लाह कहते हैं ये तकवा दिल में नहीं होता तो लोग फिर अल्लाह के रिचुअल्स का इनकार करते हैं, तो लिहाजा इसको अपनी नजर में रखें। कभी मजाक में या झूठ नरमी ज़ालिक व मन युअज़्ज़िम हुरुमात अल्लाह फहुवा खैरुल्लहु इंदा रब्बी वहिल्लत लकुम अलअनाम, और तुम्हारे लिए मवेशी जानवर हलाल किए गए मां सिवा इन जानवरों के, मा युतला अलैकुम, जिनकी खबर तुम्हें पहले दी गई। कहाँ दी गई? सूरह मायदा में दी, फिर सूरह आलम सूरह अलअनाम में दी कि बस उनको नहीं खा सकते, अलमैता वलदम वलहम अलखिंजीर, इसके अलावा इन जानवरों को खाओ। फजतनिबू रुजतमिन अलऔसानी, बस बुतों की गंदगी से बचो। वजतनिबू कौल अज़्ज़ूर, और झूठी बातों से परहेज करो। देखिए क्या अल्लाह का मैसेज है और आज हमारा हाल क्या है। अल्लाह कहते हैं झूठ की जिंदगी बचाओ, आज हमारा हाल क्या कि हमारी जिंदगी में झूठ शामिल हो चुके हैं। इस तरह हमें लगता है कि जैसे कौल ज़ूर हमारी जिंदगी का हिस्सा बन, बोलना और झूठ बोल रहे हैं, झूठी कहानियां, झूठा लाइफस्टाइल, अपने आप को मुख्तलिफ तरह से लगाकर अपने आप को पेश करते हैं। तो अल्लाह सुब्हान व तआला कि ये फरमाया कि ये दुरुस्त तरीका नहीं है, तुम अपनी जिंदगी से झूठ निकालो। आप अपनी जिंदगी पे इस पे एक छोटी सी एक्टिविटी लिखिए कि मेरी जिंदगी में कहां कहां झूठ है। देखिए झूठ से मुराद आप फिक्शन भी कह सकते हैं और आर्टिफिशियल लाइफस्टाइल भी कह सकते हैं। तो फरमाया कैसे काम करने वालों को जरूर अपनी बात की फिक्र करनी चाहिए कि कहीं हमारी जिंदगी में झूठ तो नहीं, और झूठ तो इतनी बुरी चीज है। हदीस में आता है कि जब झूठ बोला जाए तो रहमत का फरिश्ता उसकी बू से 1 मील दूर चला जाता है। आज हमें लोगों के मुंह से मिसवाक की तो बू आ सकती है, रोजे की बात तो आती है, लेकिन हमें लोगों के झूठ की बू नहीं आती। अल्लाह ताला हमें तौफीक दे कि हम अपने दीन को समझें और दूसरों तक इसको आम कर सकें। फिर इसके बाद फरमाया हुनफा लिल्लाहि गैर मुशरिकीन बिही, अल्लाह के लिए यकसू होकर उसके बंदे बनो। ये है बंदगी, बी फोकस्ड, अपने आप को जमो। लेकिन आज हम फोकस क्यों नहीं हो पड़ते, हमारी जिंदगी में लॉक बहुत सा है। फरमाया इसके साथ किसी को शरीक ना करो, और जो कि अल्लाह के साथ शिर्क करे गोया के वो आसमान से गिर पड़ा। देखिए ये है मुशरिक की शान, कि आसमान से गिरा खजूर में अटका। अल्लाह को छोड़ता है ना तो कभी एक दर पे पहुंचता है कभी दूसरे पे। अब या तो इसे परिंदे उचक कर ले जाएंगे या हवा इनको ऐसी जगह ले जाकर फेंक देगी जहां इसके चीख थोड़े उड़ जाए। मुशरिक एक कब्र से उठता है दूसरे दर पे, एक दर पे सलाम किया, दूसरे पे सजदा किया, चौथे पे देख चढ़ाई। अल्लाह कहते देखो ये दर दर का भिखारी, इसको क्या मिलेगा। ये है असल मामला, इसे समझ लो, और जो अल्लाह के मुकर्रर करदा शायर का एहतराम करे तो ये दिलों के तकवा से है। एक छोटी सी बात समझ लीजिए कि जिन लोगों को अल्लाह ताला इस्लाम कबूल करने की तौफीक देता है आज भी और नबी सल्लम के दौर में भी, ये वो लोग थे कि जो कुफर में थे लेकिन इन्होंने इस्लाम के किसी रिचुअल का कभी मजाक नहीं उड़ाया। वो लोग जो इस्लाम का और अल्लाह की बातों का मजाक उड़ाने लग जाते हैं ना, उनको तौफीक नहीं मिलती। और यही चीज आप आज के दौर के मुसलमानों में भी देखें, बहुत सारे लोग हैं बेचारे बेइल्मी की वजह से इस्लाम से दूर होते हैं। कुछ लोग हैं खामोश, कोई बात मौलवी की, मस्जिद की, दाढ़ी की, पर्दे की, चार शादियों की आए, कहते भाई हम नहीं बोलते, हमें अल्लाह से डर लगता है। ऐसे लोगों को इंशाल्लाह सुनर और लेटर अल्लाह ताला तौफीक दे देंगे, लेकिन जब मुसलमान की जुबान इस्लाम के खिलाफ और अल्लाह के ऊपर तनकीद करने में उठती है तो उसका मतलब फिर आप खुद देख सकते हैं कि क्या निकलता है। तो हमेशा खामोश रहे। अल्लाह ताला कहते हैं मत बोलो इनके बारे में, लकुम फीहा मनाफी इलाज अल मुसम्मा, तुम्हें एक वक्त मुकर्रर तक इन हदी के जानवरों से फायदा उठाने का हक है, फिर इनके कुर्बान करने की जगह इसी कदीम घर के पास है, यानी हाजी वहां जाके कुर्बानियां करते हैं। वली कुल्ली उम्मतें जालना, हर उम्मत के लिए हमने कुर्बानी का एक तरीका एक कायदा मुकर्रर कर दिया। तब से इतनी डिटेल से देखिए इन बकरों और कुर्बानियों का जिक्र कुरान में है, क्योंकि ये अल्लाह के रास्ते में कुर्बान है। तो फिर वो बंदे जो अल्लाह के रास्तों में अपनी जिंदगियां लगाते हैं, जान माल लगाते हैं, अल्लाह को उनकी कितनी कदर होगी। ان مختلف طریقوں کے اندر مقصد ایک ہی ہے، بس تمہارا خدا ایک ہی خدا ہے اور تم اسی کے متی فرمان بنو. یہ ہے میسج حج کا بھی اور قربانیوں کا بھی، بندگی. یہ نہیں کہ بڑا سا بکرا ذبح کر دیا تاکہ لوگوں میں بڑے بن جائیں. اللہ تعالیٰ فرماتا ہے تم اس کے متی فرمان بنو، اللہ کے بنو. اور فرمایا خوشخبریاں دے دیجئے کن کو؟ بشر المخبتین. اور اے نبی خوشخبری دے دیجئے عاجزانہ روش اختیار کرنے والوں کو. کون ہوتے ہیں؟ نوٹ کیجئے گا، لفظ بڑا خوبصورت ہے. چوتھی دفعہ غالباً یہ آ رہا ہے ان دسویں سے لے کر اب تک کے پاروں کے بیچ میں. مخبت کون ہوتے ہیں؟ الذین اذا ذکر اللہ وجلت قلوبهم، جن کا حال یہ ہے کہ اللہ کا ذکر سنتے ہیں تو ان کے دل کانپ اٹھتے ہیں. احتساب، کیا اللہ کا ذکر سن کے میرا دل کانپ اٹھتا ہے؟ جب کوئی مجھے اللہ کا نام لے کر ڈراتا ہے تو کیا میں ڈر جاتی ہوں؟ اللہ کی ناراضگی کا سن کے میری جان نکل جاتی ہے؟ کیسے جان نکلتی ہے؟ جیسے پولیس کو عطا دے کر جان نکل جاتی ہے جب سیٹ بیلٹ نہ باندھی ہو، یا ایکسٹرا سواری گاڑی میں رکھی ہو، یا اوور سپیڈنگ ہو اور کیمرے کو دیکھ کے رنگ فک ہو جاتا ہے. کہ اللہ سے ڈرتی ہوں. اور دوسری خوبی، والصابرین علی ما اصابہم، جو مصیبت ان پر آتی ہے اس پر صبر کرتے ہیں. یہ کون سی مصیبتیں؟ اللہ کے راستوں کی مصیبتیں، دنیا کی مصیبتیں، غموں کی، بیماری کی، پریشانیوں کی. اپنا محاسبہ، کیا مصیبت کے وقت پہ صبر کرتی ہوں یا شور؟ اور نماز قائم کرتے ہیں اور جو کچھ رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں. یعنی وہ مقیم الصلاۃ، تیسری خوبی نماز قائم کرتے ہیں، اور چوتھی خوبی وہ مما رزقناہم ینفقون، اور جو اللہ نے ان کو دیا اس کو خرچ کرتے ہیں. دیکھیے مخبت ہی اصل میں عبادت کرنے والا ہے. اللہ خوشخبریاں دے رہا ہے، ہم خوشخبریاں دیتے ہیں اکڑنے والے، بہت تنگ، اپنے آپ کو بڑا بنانے والے. تو اپنے آپ کو چیک کر لیجئے کہ میں کہاں کھڑی ہوں، کتنا خوف ہے. دیکھیے اللہ کا ذکر سن کے آنکھوں میں آنسو آ جانا. اچھا یہ بھی ایک عجیب سی بات ہے، شاید بات کا اثر کم ہو گیا وقت کے ساتھ، مجھے ایسے ہی لگتا ہے. لیکن مجھے بہت پچھلی پرانی کلاسز میں کچھ ساتھی یاد آئے، سے تقریباً 10 سے 15 سال پیچھے کی کلاسز یاد آتی ہیں جب میں نے پڑھانا شروع کیا کہیں جا کر. اتنے لوگ قرآن سنتے ہوئے روتے تھے، میں آپ کو بتا سکتی ہوں. مجھے ہر کلاس، ہر ملک، جہاں بھی اللہ نے موقع دیا تھوڑا بہت کام کرنے کا، اس کلاس کی ایک دو سسٹر آج بھی میری آنکھوں کے سامنے آ جاتی ہیں. جوں کلاس شروع کرنی اور انہوں نے رونا شروع کرنا، رونا شروع کرنا. میں نے جب امریکہ میں پہلی کلاس شروع کی اپنی شادی کے بعد، تو نیا نیا کام تھا، بہت سارے لوگوں کو ایک دم لگا کہ یہ، یعنی پہلے ایسا نہیں ہوا ہوا تھا. تو خیر لوگ آئے، تو اس میں ایک سسٹر آتی تھی، بہت مطلب کہہ سکتے ہیں کہ ملینیرین ہوں گی، کھاتی پیتی یہ حال، اور دنیا کی ہر نعمت اس کے پاس، اور ماڈرن، اور جو مطلب وہ خود کہتی ہیں. میں اکثر جب میں آپ کو ذکر نہیں کرتی، لیکن یہ حضرت موسیٰ جو پیغمبری لینے گئے تھے اور ان کو آگ لینے گئے تو پیغمبری لینے مل گئے، کبھی آپ کو وہ کہیں ملے تو وہ اور ان کی امی یہی کہانی سناتی ہیں. ہم بھی مسجد میں کچھ اور کرنے آئے تھے تو ہمیں یہ کلاس پتہ چل گئی، اور وہ پھر جو قصیدے گاتی ہیں ان کی بات ہے. لیکن جو اس سسٹر کی بات بتاتی ہوں کہ جو ہی کلاس شروع ہونی اور اس نے رونا شروع کرنا، مشہور کر دیا تھا لوگوں نے کلاس میں جانے پہلے کہ عظمیٰ ٹیشو پیپر لے کے بیٹھو، یہ حالات ہو گئے تھے. اتنا روتی تھی وہ، اور آج بھی اللہ ان سے کام لے رہا ہے دین کے، ماشاءاللہ. اسی طرح پاکستان کی ایک کلاس ہے ہماری، ایک بہت پیاری سسٹر، مجھے انہوں نے بیٹی بنایا ہوا ہے، آج بھی اللہ ان کو صحت اور عافیت دے. جو ہی کلاس شروع ہونی، آنکھ، چہرہ پہلے سفید تھا، سرخ ہونا، اور جو ناک سے بھی پانی اور آنکھوں سے بھی پانی، چھم چھم چھم. میں اپنے دل سے یہ سوچتی ہوں کہ وقت کے ساتھ شاید میری بات کا اثر کم ہوتا جا رہا ہے، یا دنیا کا ماحول اتنا مادہ پرست ہو گیا، یا اتنی تکلیفیں، یا جو قرآن سننے آتے شاید وہ خود کو بھی یہ سوچ رہے ہوتا ہے کہ ہم بہت مجبور ہیں. یعنی میں آپ لوگوں کی سائڈ لے رہی ہوں، سچی جو بات ہے کہ باہر کی اتنی زیادہ اٹریکشن اور ان کو چھوڑ کے جب انسان قرآن سننے آتا ہے نا، تو ایسے لگتا ہے کہ اتنا بھی بہت ہے کہ ہم کریں. وہ اثر نہیں قرآن کا مجھے دکھتا، بہت کم، ابھی بھی الحمدللہ، لیکن جو اثر واقعی سیدھے سادھے ماحول میں لوگوں کے چہروں پہ دکھتا. دنیا بڑھتی ہے نا ہماری جتنی، اتنا ہماری دنیا، ہمیں رونا ہی نہیں آتا. اور آپ کو دیکھ، حضرت عثمان کی داڑھی آنسو سے تار ہو جاتی تھی قرآن پڑھتے ہوئے، روتے تھے. تو ہم سب خود سے پوچھیں، حدیث میں تو رونا نہ آئے تو رونے کی شکل بنا لو، اللہ کو کتنا پیار آئے گا. ہم سیڈ موویز دیکھ کے روتے ہیں، ہارر موویز دیکھ کے ڈرتے ہیں، ہم سیڈ سانگس سن کے روتے ہیں، فلمیں دیکھ کے روتے ہیں. ہمیں نہیں رونا آتا تو قرآن سن کے رونا نہیں آتا. اور یہ دل کی سختی ہے، دل مردہ دل نہیں اسے زندہ کر دوبارہ، کہ یہی ہے امتوں کے مردے کوہن کا چارہ. آج ہماری امت کے دل مردہ ہوئے ہیں، یہ آج ہم اخباروں میں اتنی قتل کی وارداتیں سن لیتے ہیں، اتنی تصویریں دیکھتے ہیں. سچ بتائیں، جب کوئی تصویر بھیجتا ہے کسی کے ذبح ہوئے شکل کی اور سارا خون نکلے کی، چند سیکنڈ ہوتے ہیں صرف، اس کے بعد فوراً ہم موضوع بدل کے چلو چائے بناؤ، کھانا کھاتے ہیں، خبریں بھی سنتے ہیں، خوب برا بلا کہتے ہیں، اور اس کے بعد کہتے ہیں سویٹ ڈش نہیں بنائی آپ نے. یعنی وقتی اثر ہے، آپ محسوس کرتے ہیں اس کو؟ یعنی دل کے اوپر ویکس ہے. جو جوانی میں قرآن سن کے اثر آتا ہے، مجھے نہیں دکھتا، اپنے اوپر بھی نہیں دکھتا. کیوں؟ مجھے ایسے فیل ہوتا ہے کہ ہم چاروں طرف سے اتنے زیادہ پریسڈ ہیں، فوکس ختم ہو گیا، ہمارے دل دماغ میں اتنی ریلیں چل رہی ہوتی ہیں. تو اللہ کہتا ہے محبت بناؤ، اللہ کا ذکر آئے، روئیں، اچھا پریکٹس کریں، اکیلے میں بیٹھیں، شکل بنائیں، قرآن سنیں، کوئی تلاوت سنیں اچھی سی آواز میں، قاری محسنی کو سنیں، اتنا روتے ہیں قرآن میں، اجمی کو سنیں، خالد قحطانی کو سنیں، اور باقی بھی کہیں چیدہ چیدہ تو روتے ہیں، لیکن یہ تو فیمس ہے رونے میں. اس دن ہم ادھر ہی تراوی میں تھے، تو کون سی آیتیں آئیں، میں اس دن تراوی میں تھی اور ماشاءاللہ وہ پڑھ رہے تھے، تو میرے ذہن سے نکل گیا، یعنی آیت بظاہر وہ نہیں تھی، لیکن مولوی صاحب کے رونے سے مجھے پتہ چل گیا کہ ان کو سارا واقعہ یاد آ رہا ہے، نبی صلی اللہ علیہ وسلم کی بات تھی. ایک دم ان کی آواز رند گئی اور پھر دوبارہ پیچھے سے پلٹ کرنا نے شروع کیا. تو جب صرف ختم کرنا اور پورا کرنا اور گھر بھاگو اور جلدی ادھر ادھر تراوی پڑھے، بھاگو گاڑی پیچھے، جلدی کرو، نکلو جلدی کرو، میاں بلا رہے ہیں، بیوی نہیں ہے، بچے کدھر ہیں، اس سیری میں آئیں گے تو مسئلے میں، افطار میں آ رہے ہیں تو مسئلہ ہے، کلاس میں آ رہے ہیں، گاڑی وہاں کھڑی کرنی ہے جب میری گاڑی سب سے پہلے نکلے، میری گاڑی کو کوئی ہٹ نہ کرے، کیا ہو گیا ہمیں. میں تو کہتی ہوں ایک بار پھر انسان جنگلوں میں نکلے، کس طرح انسان فطرت کے ساتھ جیے، جو ہوگا تو ہو جائے. گاڑی کو کوئی ٹوکر مارے گا تو خراب ہوگی نا، اونٹ کو کوئی ٹھوکر مارے گا اونٹ اس سے خود ہی نبٹ لے گا. علامہ اقبال کہتے ہیں کہ فطرت کے مقاصد کی جو غمازی ہے نا، یا تو پھر بندہ کوہستانی کرتا ہے یا ریگستانی، یعنی پہاڑوں میں رہنے والے یا صحراؤں میں رہنے والے وہ اس فطرت کی بات کرتے ہیں، ادروائز دوسرے لوگوں کو بس یہ چل چلا ہی لگا ہوا ہے. ڈرنا چاہیے اس بات سے کہ قرآن سن کے نہ سنے. اور وہی جو سسٹر ہیں، بتاتی ہیں ان کو، ان کی والدہ تھی، تو وہ اکثر سن ہو گئے، حیدرآبادی تھی، ان کا سٹائل ہی ایسا تھا بولنے کا، کہتی ہم تو سن ہو گئے. اور سچ ہے، تب دوبارہ اس آیت کو سنیے اور اپنے مسئلہ ہے، 2 گھنٹے میں انشاءاللہ پارا اللہ کروا دے گا. لیکن اگر آپ کا میرا دل نہ پگھلا، اگر ہماری آنکھیں نہ پگھلی، اور یاد رکھیے جب آنسو نکلتے ہیں تو دل کی سختی دور ہوتی ہے. دل آپ خود بھی تو دیکھیں، جب کبھی آپ بہت دکھی ہوں تو پھر آپ ایک دفعہ رو لیں تو ایک دفعہ دل ہلکا نہیں ہو جاتا. آج قرآن سن کے اگر ہم نہیں روتے نا، تو قرآن پڑھ کے وہ دل میں عمل کی باتیں بھی نہیں آتی. الذین اذا ذکر اللہ وجلت قلوبهم والصابرین علی ما اصابهم والمقیم الصلاۃ، رک اس لیے رہیں کہ ہر چیز پہ سوچیں، ومما رزقناهم ينفقون، جن کا حال یہ ہے کہ اللہ کا ذکر سنتے ہیں تو ان کے دل کانپ اٹھتے ہیں، جو مصیبت ان پر آتی ہے اس پر صبر کرتے ہیں، وائے ویلا نہیں مچاتے، نماز قائم کرتے ہیں، اور جو کچھ رزق ہم نے ان کو دیا اس میں سے خرچ کرتے ہیں. اللہ ہمیں محبت بنا دے. 3 سیکنڈ تک اپنے لیے دعا کریں. اور قربانی کی اونٹوں کا ہم نے تمہارے لیے شاعر اللہ میں شامل کر دیا، تمہارے لیے ان میں خیر ہے، بس انہیں کھڑا کر کے ان پر اللہ کا نام لو. یہ اونٹ کو ذبح کرنے کا طریقہ ہے. عام جانوروں کو لٹایا جاتا ہے اس کو قربان کرنا کہتے ہیں، اونٹ کو نہر کرنا کہتے ہیں، کیونکہ اتنا بڑا لیٹے گا تو نہیں، اس کے پاؤں باندھ دیے جاتے ہیں، بعض دفعہ گڑا کھود کے اس میں اس کو کھڑا کیا جاتا ہے، اور پھر اس کی رگ ہوتی ہے کدھر، اس پہ تیر مارا جاتا ہے. تو فرمایا ان کا نام، ان پر اللہ کا نام لو، اور جب قربانی کے بعد ان کی پیٹھیں زمین پر ٹک جائیں. دیکھیں ذبیحہ کا پورا طریقہ سکھایا جا رہا ہے. تو فکلوا من غواتم القانی والموتر، تو پھر تم خود بھی اس میں سے کھاؤ. کتنا بار بار اصرار ہے کہ قربانی کا گوشت خود بھی کھاؤ، اور ان کو بھی کھلاؤ جو قناعت کیے بیٹھے ہیں، یعنی جن کو ملتا کوئی نہیں، سارا سال چپ کر کے بیٹھوا دیں گے. اس سے پتہ چلتا ہے کہ صرف مانگنے والے بیگرز کو ہی نہیں، بلکہ ان کو بھی دینا چاہیے جو گھروں میں بیٹھے ہوئے ہیں، اور ان کو بھی جو اپنی حاجت پیش کریں مانگنے والے، تین حصے بتا دیے اس میں. ان جانوروں کو میں اس طرح تمہارے لیے مسخر کیا تاکہ تم شکریہ ادا کرو، نہ ان کے گوشت اللہ کو پہنچتے نہ خون. اس کو ہائی لائٹ کیجیے گا. لن ینال اللہ لحومها ولا دماؤها ولکن ینالہ التقوی منکم. نہ ان کے گوشت اللہ کو پہنچتے ہیں نہ خون، مگر اسے تمہارا تقوی پہنچتا ہے. گوشت کدھر جاتا ہے؟ ہم کھا جاتے ہیں یا فریزروں میں چلا جاتا ہے یا غریبوں کو بانٹ دیتے ہیں؟ خون سایہ زمین میں چلا جاتا ہے. اللہ کو کیا پہنچا؟ اس کو تقوی چاہیے، اس کو تمہارا ونیت چاہیے. سورۃ مائدہ میں آپ پڑھ چکے ہیں کہ انما یتقبل اللہ من المتقین. تقوی کے ساتھ کرو اور پھر اندر تقوی بھی نہ ہو تو یاد رکھیے کہ یہ ہمارے لیے دکھ کی بات ہے. اس لیے فرمایا کہ تم ان کو دیکھو. اب دیکھیے کہ اس میں ذبح کرنے کا پورا طریقہ ہے. اس پہ آج بھی لوگوں نے چونچا کی. ایک ڈاکٹر تھا، یعنی ہینوور یونیورسٹی ہے، اس میں دو ڈاکٹرز نے ایک ایکسپیرینس کیا. دو جانور لیے، ایک کو کھڑا کر کے اس کے سر میں الیکٹروڈ لگا دیے. الیکٹروڈ سمجھتے ہیں جو جسم میں چارجز کی رپورٹ بتاتے ہیں؟ تو کہتے ہیں کہ انہوں نے الیکٹروڈ فٹ کیے. اب ایک جانور کو انہوں نے بولڈ سٹننگ کے ذریعے مارا، جس کو آج ہم جھٹکا کہتے ہیں، یعنی بس پکڑو اور کھٹ کر کے ختم کر دو. کہتے ہیں کہ صرف 3 سیکنڈ لگے اس کے جو جانور کے مرنے میں، اور اس کو کیا خاموشی ہوئی، لیکن اس کے بعد اس جانور کے جو وہ الیکٹروڈز تھے اس میں اتنی زیادہ تکلیف کی شدت تھی کہ محسوس کیا جا رہا تھا کہ یہ بیمار جو ہے، سوری، اس جانور کو کتنی تکلیف ہو رہی ہے. پھر اس کے بعد انہوں نے دوسرے جانور جس کے مطلب سر میں الیکٹروڈ لگائے تھے، اس کو اسلامی ذبیحے پہ ذبح کیا کہ صرف ایک دفعہ اس کی رگے گردن کاٹی پھر چھوڑ دیا، اور اس کے بعد پھر اس کو جب پورا ٹھنڈا ہو گیا تو گردن کاٹی. اور وہ حیران ہو گئے کہ اس جانور کو تکلیف پہلے جانور کی نسبت بالکل معمولی ہوئی. تو میں اور آپ لوگوں پہ اللہ کو ان جانوروں کے حقوق ہم جانتے ہیں کہ لوگ جانتے ہیں، تو لہٰذا ایسے تمام طریقے جس میں اسلام ہے، اور شاید کہتے ہیں کہ وہ پھر مسلمان ہو گیا تھا شخص، کہ واقعی مسلمانوں کا ذبیحہ جو ہے وہ ٹھیک ہوتا ہے. فرمایا ایسے لوگ جو ان کو تم دیکھو، کیونکہ اس کا تقوی اللہ کو پہنچتا ہے. وَلَاكِنْ يَنَالُهُ التَّقْوَى مِنْكُمْ، مگر اسے تمہارا تقوی پہنچتا ہے. كَذَلِكَ سَخَّرَهَا لَكُمْ لِتُكَبِّرُوا اللَّهَ عَلَى مَا هَدَاكُمْ. عید کی تکبیرات کی طرف اشارہ ہے. اس نے ان کو تمہارے لیے اس طرح مسخر کیا تاکہ اس کی بخشی ہوئی ہدایت پر تم اس کی تکبیر کہو. پہلے گھروں میں تکبیرات ہوتی تھی، نماز عید کے وقت میں صبح میں جاتے آتے. آج کیا ہے؟ اس وقت بھی ہلچلی مچی ہوتی، میری ٹائی کی طرح، میری شیروانی کی طرح، ادھر کیا ہے؟ یعنی ایسے لگ رہے ہیں ہر چیز اوپری اوپری منا رہے ہیں. وہ سچی خوشیاں ختم ہوگی ہر موقع پہ. عید والے دن کی بات نہیں کر رہی، شادیوں والے دن بھی کیوس ہی برپا ہوتا ہے. وہ کدھر اور یہ کدھر ہے؟ اللہ کا تبا بشر المحسنین، بشارت دے دو نیک لوگوں کو. کیا ہوگا ان کو؟ اب ذرا سنیے کہ اللہ کیا دیتا ہے جب بندہ اللہ کو کچھ نہ کچھ دے. ان اللہ یدافعن الذین آمنوا، یقیناً اللہ مدافعت کرتا ہے، ان کا دفاع کرتا ہے. اللہ ان کی سائٹ لیتا ہے، کن کی؟ جو ایمان لائے. یقیناً اللہ سبحانہ تعالی لا یحب کل خوان کفور، کسی خائن کافر نعمت کو پسند نہیں کرتا. یہ دفاع کیا ہے؟ یہ اللہ کی طرف سے ایک مدد ہوتی ہے. دیکھیے جب بھی آپ دین کی طرف نئے نئے آتے ہیں، آپ کا ماحول سازگار نہیں، ابھی پہلی لین میں کھڑے تھے، اب آپ نے اپنا موسم بدلا، اپنے آپ کو دوسری طرف آنے لگے، تو اللہ سبحانہ وتعالیٰ کہتے ہیں فکر نہیں کرو، میں دفاع کروں گا. یعنی مدافعت کا بھی معنی ہے، مدد کا بھی معنی ہے. کہ جب نئے نئے دین پہ آنے کی وجہ سے تمہارا اپنا خاندان، تمہارے رشتہ دار تمہارے دشمن بنے، تو اللہ مدد کرے گا. اور مدافعت کا لفظ ہے نا، یہ دفاع سے ہے. اصل معنی اس کا کیا ہوتا ہے؟ کسی چیز کو ہٹانا اور دور کرنا. لیکن جب دفاع کی بجائے یہاں مدافعت کے معنی میں آئے، تو مطلب یہ ہے کہ کوئی دشمن تم پہ حملہ کرنے والا ہے، لیکن اللہ تمہارا دفاع کر رہا ہے. اور ایک دفعہ نہیں ہوا، بار بار اللہ کرتا ہے. اللہ تعالیٰ نے کیسے مدافعت کی اپنے ایمان والوں کی؟ قلنا یا نار کونی بردا وسلاما. ابراہیم پہ آگ ٹھنڈی کی، یہ اللہ کا دفاع تھا. لا الہ الا انت سبحانک انی کنت من الظالمین پڑھا، تو اللہ نے مچھلی کو کہا کہ بالکل آپ نے اس کو کچھ نہیں کہنا، اس کو ایسے ہی لے جاؤ. یہ اللہ کا دفاع تھا. نفس صلی اللہ علیہ وسلم کا دفاع کیا اللہ نے غزوہ بدر کے موقع پہ، غزوہ احد کے موقع پہ. تو یاد رکھیے، اس دفاع کے لیے میں اور آپ اگر ڈیزرو کرتے ہیں نا، تو آج بھی یہی ہے. کس کا دفاع اللہ کرتا ہے؟ وہ لوگ جو مجبوریوں کے پردے سے اوپر اٹھے. ہم کیا کہتے ہیں؟ ہم بڑے مجبور ہیں، तो याद रखिए जब तक मजबूर रहेंगे मदद नहीं आएगी, मसलियतों को जब तक छोड़ेंगे नहीं बात नहीं बनेगी। हम टस से मस नहीं होते, रसूमात हमारी वही, स्टाइल ऑफ लिविंग वही। अल्लाह मेरे काम की मदद क्यों करे जब मेरी नजरें अल्लाह पे नहीं। तो याद रखिए कि जब कभी अल्लाह की मदद लेनी हो तो अल्लाह के दीन को पकड़ ले। आज के दौर में तो बिल्कुल अल्लाह की मदद लेने का एक ही रास्ता है कि अल्लाह के दीन को पकड़ लो। इमेजिन कीजिए आप, एक औरत है, उसके दरवाजे पे दो औरतें आती हैं, देखने में गरीब लगती हैं। एक है खड़ी हो जाती है, बाजी कुछ दे दो, रोटी दे दो, आटा दे दो, चावल दे दो, पैसे दे दो। क्या करेगी वो? हो सकता है कुछ ना कुछ उसको पकड़ा दे जो उसके पास होगा। दूसरी बच्ची है, वो बेटी जो दूसरी औरत है, वो रोड साफ करती है, उसको गिरने से बचाती है, उसको जाके नहला देती है, उस औरत के उस बच्चे की खिदमत करना शुरू होती है। आप बताइए कि वो माँ पहली औरत को ज्यादा देगी कि दूसरी को? दूसरी को देगी। उसको अगर 10 पकड़ाए थे तो इसको 100 कहेगी और कहेगी आया करो मेरे बच्चे को देख लिया करो। अब आप बच्चे की जगह लिखिए अल्लाह का दीन। आज के दौर में जो अल्लाह के दीन को टेक केयर करें, उसको नहलाएं, उसको धुलाएं, उसके मुंह पे लगे हुए धब्बे दूर करें, लोगों की ब्रेन स्ट्रॉमिंग करें, अल्लाह को असल में उनकी परवाह है। तो यह दुआएं क्यों नहीं कबूल हो रही? काबा में जाके मांगी हुई, तरावियों में, तहज्जुदों में, किस मस्जिद में क्या मुलाइल नहीं हो रहा? क्योंकि वो दिफा नहीं है। आज हम दीन पर इल्जाम लगते देखते हैं, कुछ नहीं होते, मदद के लिए नहीं उठते। तो जो लोग आज दीन का काम नहीं कर रहे वो कितने को खुश है? सामान्य राहत तो जमा कर लिए, राहत नहीं मिली, असल काम करने वालों को मिलती है। आप कहेंगे कब करेंगे? आप कर रहे हैं अल्हम्दुलिल्लाह। ये जो आप खुद को 3-4 घंटे अल्लाह की तौफीक से आप इस काम की पहली जो रिक्वायरमेंट है उसको पूरा कर रहे हैं, क्योंकि दीन के काम के जज्बे कहाँ पैदा होते हैं कुरान पढ़े बगैर। 13 साल तक सहाबा को ट्रेन किया था, फिर उनको मदीना में जाकर पोस्ट मिली थी। आज हमने ना ऐसा कुरान पढ़ा ना सुना, इसलिए बस खत्म पे खत्म, पढ़ने पे पढ़ने पे, बात करने का मतलब ये कि बस कर लो। तो हम अल्लाह से दिल की गहराई से दुआ करते हैं कि अल्लाह जिन लोगों का बागे जिक्र आ रहा है उस दौर के वो लोग थे, और आज के दौर के जो लोग हैं इन सब का तू दिफा कर, और हम वो काम नहीं कर सकते तो अपनी खास रहमत से काम कर, और दुश्मनों को उसी तरह तू शिकस्त दे जैसे कि तूने अपने नबियों के दौर में दी। ये अगली जो आयत आ रही है ये किताल के सिलसिले की पहली आयत है। तरतीब नजूल के एतबार से सबसे पहले मुसलमानों को इजाजत मिली थी इस आयत में, उदीन लिल्लजीना युकातलूना बिअन्नहुम ज़ुलिमू, इजाजत दे दी गई। 13 साल नहीं दी। बड़े बड़े गयूर और बड़े बड़े बहादुर लोग थे अल्लाह के नबी के पास, पूछते थे अल्लाह के नबी कुछ करें कुछ बताएं, कहा नहीं कुफ हो दी हुकुम, अभी हाथ रोके रहो, लेकिन अब इजाजत दी गई इन लोगों को जिनके खिलाफ जंग की जा रही है, क्योंकि वो मजलूम है। पहली शर्त है जंग की, मजलूम को जुल्म से निजात दिलाने के लिए, और अल्लाह यकीनन इनकी मदद पर कादिर है। अल्लाह खुद नहीं पकड़ सकता जालिम के हाथ, पकड़ सकता है लेकिन मुसलमानों को ऑनर देता है। ये वो लोग हैं जो अपने घरों से ना हक निकाले गए, इल्ला यकूलू रब्बुना अल्लाह, सिर्फ इस कसूर पर कि वो कहते हैं कि हमारा रब अल्लाह। देखिए आज के दौर हो या कल का दौर, किसी का सिर्फ यही जुर्म बहुत है, कहीं यकूलू रब्बुना अल्लाह। सिर्फ बुरूज में भी आप पढ़ेंगे वमा नकमु मिनहुम इल्ला यकूलू रब्बी अल्लाह। तो लोगों को सिर्फ मुसलमान का नाम बुरा लगता है, वो कहते हैं इस्लाम का नाम भी छोड़ो। आज आप देखिए जिन इलाकों में मुसलमान पिटते हैं, कमोबेश हर एक की बात नहीं है, आप देखेंगे कि उन मुसलमानों ने सिर्फ नाम का इस्लाम रखा होता है। आप कभी उनके कपड़े देखें, उनके हाल उलिये देखें, उनका लाइफस्टाइल देखिए, आपको हैरत होगी। अभी रिसेंटली कोई एक गया हुआ था किसी मुसलमान मुल्क में, तो तकलीफ के साथ उन्होंने कहा कि यानी गैर मुस्लिम मुल्क से उड़ के मुस्लिम मुल्क में जाके आप ये कहते हैं कि आप दुआ करें यहाँ के मुसलमानों को अल्लाह सुधार दे। तो सिर्फ नाम का इस्लाम, फिर भी नहीं छोड़ते काफिर हमें, क्यों? उनको हमारा नाम ही तो बुरा लगता है। वो कहते हैं तुम अपना नाम भी चेंज करो। तो फरमाया अगर अल्लाह लोगों के जरिए दूसरे को ना हटा दे, यानी जंगों में क्या होता है कि अल्लाह कुफार को खत्म करता है और नेक लोगों को सामने लाता है, तो अगर ये सब ना होता तो खानकाहें और गिरजे और माबद और मस्जिदें जिनमें अल्लाह का कसरत से नाम लिया जाता है सब मिसमार कर डाली जाएं। अल्लाह जरूर इन लोगों की मदद करेगा जो इसकी मदद करेंगे। इसको लिखिए, ये आपके इस पारे की वो आयत है जिसको आपने अपने हाथ से लिख के अपने कुरान पाक में लगाना है। वला यंसुरन अल्लाहु मन यंसुरु, 3 सेकंड तक इस पे गौर करें। सूरत हज है, नोट कर रहे हैं? आप सोच रहे थे हज के अंदर कोई हज की बातें होंगी और जमजम के तोहफे और खजूरों की किस्मों की बात होगी, अल्लाह जिद्दोजहद की बात बताता है। इस्लाम स्ट्रेगनेंट नहीं है, इस्लाम जमूत नहीं सिखाता, इस्लाम सो सो के रोजे रख के खत्म करना नहीं सिखाता, सारी सारी रात को जाग जाग कर वक्त जाया करके सोना नहीं सिखाता सुबह के वक्त। इस्लाम ये सिखाता है कि तुम उठो, वला यंसुरन्नल्लाहु, खुद से पूछिए क्या मैं अल्लाह की मदद करते हैं, क्या अल्लाह को जरूरत है? देखिए असल मजमून क्या है, वला यंसुरन्नल्लाहु मैं यंसुर दीनहु, ऐसे ही है ना, अल्लाह को तो हमारी मदद की जरूरत नहीं है, लेकिन अल्लाह ने यहाँ दीन के लफ्ज की जगह अपना लफ्ज रखा कि तुम दीन का काम करके मेरे ऊपर एहसान कर रहे हो, कहने के लिए सिर्फ बता रही हूँ। हालांकि एहसान तो अपनी ही जात पे है, किसको आग से बचा लेंगे। इन्नल्लाह लकवीयुन, और अल्लाह ताला बड़ा ताकतवर और अजीज गालिब है, यानी साथ ही हवा निकाल दी गुब्बारे में से कि अल्लाह को तुम्हारे इस काम की जरूरत कोई नहीं, वो खुद बड़ा गालिब है, कादिर भी है, कदीर भी है, लेकिन तुम्हें मौके देता है, तुम कर लो। जैसे आप देखिए कि कभी आपने कोई काम करना खुद ही होता है, लेकिन अब जज पर ऑनर किसी बड़े को बुलाते हैं, कहते हैं आप अपने हाथ से दे दें, आप अपने हाथ से बच्ची को रुख्सत करें, ये ऑनर देना होता है ना। अल्लाह ने आज हमें ये ऑनर दी है, अल्लाह एक फरिश्ता भेजे वो एक पर मारे, सारे काफिर अंधे होके गिर जाएं, सारे गैर मुस्लिम मुल्कों के झंडों पे इस्लाम का झंडा लगे और पूरी दुनिया में एक आवाज लग जाए, कुल जाल हक वज़ाहक अल्बातिल, इट्स क्वाइट पॉसिबल। लेकिन अल्लाह क्यों नहीं करता, अल्लाह आज हम टूटे फूटे लोगों को मौका देता है, तुम इस बिग कॉज में अपना हिस्सा डालो, क्या होगा? जब इस्लाम लाना है तो करना क्या, अगले हिस्से में समझिएगा और अपना मुहासबा करेंगे। 60 से 70 साल हो गए, हमने भी जमीन का एक टुकड़ा लिया था, क्या इस आयत यानी आयत 41 पे हमारा अमल हुआ? अल्लज़ीन मक्कन्नाहुम फिल अर्दी, ये वो लोग हैं जिन्हें अगर हम जमीन में इक्तदार बख्शे हैं, मिला इक्तदार 47 को, मिल गया। क्या करना चाहिए था 1947 यानी 14 अगस्त के बाद, 15 अगस्त ऑफ 1947 से हमें क्या करना चाहिए था अपने प्यारे मुल्क में, कि नमाजें कायम करेंगे, ये नहीं कि घरों में जाके छुप छुप के पढ़ लो, खुल के नमाज कायम करो, फर्ज कर दी जाती है हुकूमत की तरफ से जमात की नमाज, शुत्रे फिर रहे होते घरों में, मुतवे फिर रहे होते इधर उधर बाजारों में और लोगों को बाथरूमों से निकालो के चलो नमाज पढ़ो, ये है अल्लाह की मदद लाने के जरिए। जकात देंगे, जकात लोगों को, लोग नहीं बेलों की तरह देते, जकात इज्तमाई कामों पर देते, और आज भी अगर इस्लाम का निजाम आएगा तो बैतुल माल में जकात जमा होगी, पूरे दीन का काम गवर्नमेंट की जिम्मेदारी होती है और लोग अपनी जकातें गवर्नमेंट को देते हैं और गवर्नमेंट उसको देती है, तो दूसरा करने का काम इज्तमाई निजाम जकात का, तीसरा काम मारूफ का हुक्म देंगे और मुनकर से मना करेंगे। आज ये काम करें लोग कहते हैं तबलीगी हो गए हो, ये जमात तबलीगी जमात वाला नहीं तुम्हें को मिल गया, नऊज़ुबिल्लाह, ऐसे लगता है जैसे कोई बड़ा ही बेवकूफ शख्स आपको मिल गया। ये मुकाम है आज, जितना मुझे लफ्ज तबलीग से प्यार है मुझे लगता है शायद ही किसी और लफ्ज से प्यार हो, यही जिंदगी का मकसद था, यही अंबिया कराम थे और यही थे, लेकिन आज हमने नामों में डालकर लोगों को एक दूसरे से दूर कर दिया। अल्लाह ताला हमें मकसद पे नजर रखने वाला बना दे। तो मुनकर से रोकना और तमाम मामलात का इंजाम कार अल्लाह के हाथ में। इतना नबी सल्लम पे प्रेशर था जब ये आयतें उतर रही थी कि आप उसका अंदाजा नहीं कर सकते, इसलिए अब आगे आपको तसल्लियां दी जा रही हैं। वहीं युकज़िबु का वक़्त कज़्ज़बत क़ब्लहुम क़ौम नूह वादू व समूद, यहां से अंबिया के किस्से कुछ शुरू होंगे। ए नबी अगर वो तुम्हें झुठलाते हैं तो इनसे पहले क़ौम नूह आद और समूद और क़ौम इब्राहिम और क़ौम लूत और अहले मदीन भी झुठला चुके और मूसा भी झुठलाए जा चुके, इन सब मुनकरीन हक को मैंने पहले मोहलत दी। ये मैंने लफ्ज को हाईलाइट कीजिएगा, अल्लाह कह रहा है मैं अम लई तू, मैंने मोहलत दी है, तो क्या पता चला कि अल्लाह डायरेक्ट मामला पे नजर रखता है। सुम्मा खज़्तुहुम, फिर मैंने उनको पकड़ लिया, पहले मोहलत दी फिर पकड़ा, फकई फकाना नकीर, तो देखो मेरी अकूबत कैसी थी। इससे पता चलता है ना कि अल्लाह डायरेक्ट लोगों को पकड़ता भी है, उस पर नजर भी रखता है, यानी कौमों के मामले में अल्लाह ताला ओवरलुक नहीं करता। कहते हैं ना कि वो फितरत अफराद की गलतियों से इगमाज तो कर लेती है लेकिन मिल्लत के या कौम के गुनाहों को नहीं माफ करती। कुछ लोगों में एक बुराई होना तो चलता रहता है, इट्स ओके, ये तो नेचुरल है, ये तो हो गई, लेकिन जब कौमों की कौमें एक रंग में रंगी जाए, आज आप देखिए जिसको पंजाबी में कहते हैं ना कि आवे का आवा ही बिगड़ा हुआ है, क्या आपको आज उम्मत मुस्लिमा का आवा नहीं बिगड़ा हुआ? शादी के तरीके से लेकर, कमाने से लेकर, रिश्वत से लेकर, इबादत के तरीकों को देख लीजिए, रिचुअल्स को देख लीजिए, हर चीज में हम पूरी की पूरी कौमें बिगड़ी हुई हैं। ये वो वक्त होता है कि हदीस में आता है कि एक ऐसा वक्त आएगा कि अल्लाह ताला इतने गुस्से में होंगे कि नेक लोग भी दुआएं करेंगे तो अल्लाह उनकी दुआएं कबूल नहीं करेगा। पूछे ये कब होगा? कहा जब लोग बुराई को देखें और मना ना करें और अच्छे काम का हुक्म ना दें। आज हम अपनी जान बचा के बैठे हैं तो लोगों ने हमें तमगे तो कोई नहीं दिया आज तक कि आप जैसा दुनिया में कोई नहीं। कितनी ही खताकार बस्तियां जिनको हमने तबाह किया है और आज वो अपनी छतों पर उल्टी पड़ी हैं, कितने ही कुएं बेकार और कितने ही कसर खंडर बने हुए हैं। कोई आपने मुगलिया दौर का महल देखा हो तो उसको जहन में ले आइए, खंडर बने हुए। क्या ये लोग जमीन में चले फिरे नहीं है? किनके दिल समझने वाले और इनके कान सुनने वाले होते? अल्लाह करे दिल के आंख कान खोल कर दुनिया में फिरा करो। हकीकत है कि आंखें अंधी नहीं होती मगर वो दिल अंधे हो जाते हैं जो सीनों में। यकीन करें रोने वाली आयत है कि अल्लाह मुझे दिल के अंधेपन से बचा, मुझे आंखों के अंधेपन से बचा। आज यकीन करें यही हालात है उम्मत मुस्लिमा के। खूब देखने वाली आंखें लेकिन हक नहीं दिखता, खूब दिल में दुनिया की मोहब्बतें बसी हुई लेकिन हक की मोहब्बत नहीं। और कोई करने की नीयत तो करे, फिर देखिए कितने लोग हैं जो उसके पांव खींचते हैं कि तुम किधर चल पड़े और तुम्हारा क्या हाल हो गया। कबलून कबिल अजाब, ये लोग अजाब के लिए जल्दी मचा रहे हैं तो बता दो फिर इनको क्या। अल्लाह हरगिज अपने वादे के खिलाफ ना करेगा मगर तेरे रब के हाँ का एक दिन तुम्हारे शुमार के हजार बरस के बराबर होता है, हुआ करता है। कितनी ही बस्तियां जो जालिम थी फिर मैंने पहले इनको मोहलत दी फिर पकड़ लिया, तकरार, और सबको वापस तो मेरे ही पास आना है। कब तक खैर मनाओगे? आना तो तुमने मेरे पास है, क्या करें? यूनिवर्सल कॉल, मैसेज। आज अगर मैसेज आम करने व्हाट्सएप पे तो ये कीजिए, आज पैगाम आम करने ईमेलों में तो ये कीजिए कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कह दो कि लोगों में तो सिर्फ मैं तुम्हारे लिए सिर्फ वो शख्स हूँ जो बुरा वक्त आने से पहले साफ साफ खबरदार कर देने वाला हो। अल्लाह का नबी जो आज हो रहा है ये बता चुके हैं हमें बहुत साल पहले। फिर जो लोग ईमान लाए और नेक अमल करें इनके लिए मग़फ़िरत है, वरिज़्क़ुन करीम, और इज्जत की रोजी। लेकिन इसके बरस फिर देखिए दीन की चपकलश। वल्लज़ीन सऊ फी आयातिना मुआजिज़ीन औलाइका अस्हाबुल जहीम, और जो लोग हमारी आयात को नीचा दिखाने की कोशिश करें, कैसे? वही बात है कि कुरान सर पे और सुन्नत पाँव के नीचे। हम क्या समझते हैं कुरान को और हदीस को? हमारे अपने अमल के तरीके हैं, यानी नीचा करते हैं, इसको लेट डाउन करने की कोशिश करते हैं। कब? वो जहन्नुम के साथी हैं। और ऐ मोहम्मद सल्लम, आपसे पहले हमने ना कोई रसूल ऐसा भेजा ना नबी जिसके साथ ये मामला पेश ना आया हो, यानी हमेशा ही ऐसा हुआ। क्या? जब उसने तमन्ना की शैतान उसकी तमन्ना में खलल अंदाज हो गया। क्या तमन्ना थी नबी की? आप बताइए आपकी क्या तमन्ना होती जा रही है कुरान पढ़ के? कि सारी दुनिया मुसलमान हो जाए, हर तरफ पैगाम आ जाए हक का। फला अल्लाह का बाख़ नफ्स का ला आसारी है, वही तमन्ना थी। उसी का जिक्र है कि नबी और आपके साथियों की तमन्ना तो ये होनी चाहिए कि सब लोग दीन पे आ जाएं, लेकिन शैतान इनकी तमन्नाओं में खलल अंदाज हो गया। इस तरह जो कुछ भी शैतान खलल अंदाजियां करता है, यानी इंटरप्ट करता है, लोगों को डिट्रैक्ट करता है, अल्लाह इनको मिटा देता है और अपनी आयात को पुख्ता कर देता है। अल्लाह अलीम है और हकीम है, और वो इसलिए भी ऐसा करता है ताकि शैतान की डाली हुई खराबी को फितना बना दे इन लोगों के लिए जिनके दिलों में निफाक का रोग लगा हुआ है और जिनके दिल खोटे हैं। बहुत बड़ी हकीकत बता दी अल्लाह ने आयतों में। बहुत सारे लोग हैं जिनके लिए आप भी तड़पते हैं कि वो दीन पे आए, वो नमाजें शुरू करें, वो कुरान समझ के पढ़े, वो क्यों नहीं आते? उसका जवाब लिखा हुआ है। शैतान कोई ना कोई उनके दिमाग में खलल डाल देता है, कोई ना कोई पुर्जा ढीला हो जाता है, फिर बस उसको बेस बना के कहते हैं नहीं घर बैठ के पढ़ना बेहतर है। मैं घर में पढ़ूंगी, कैसे पढ़ूंगी? टेक लगा के, कंबल लेकर, और फिर बीच में आंख लग जाएगी। याद रखिए शैतान की अटमोस्ट कोशिश है कि जो अल्लाह के दीन पे आने लगे वो उसका पांव खींच ले। वो मैं इसलिए नहीं आऊंगी कि यहाँ ये है, मैं उसलिए नहीं आऊंगी कि वहां वो है, राइट नहीं राइट ले लो, वो नहीं करो। आप कभी इंजॉय किया करें लोगों को कह के देखें, यानी अब तो मैं इंजॉय करती हूँ। किसी को आप दावत दे भी दें कि क्लास होती आए तो फिर एक से एक जो उनके कहानों की चेन चलती है कि बाद में खुद उनकी भी हंसी निकल जाती है। अच्छा भी आप आइए क्लास में जाना है, अच्छा नहीं मैं तो राइट नहीं है, नहीं राइट का हम इंतजाम कर देंगे आप आ जाए, अच्छा नहीं वो मेरी तो अपॉइंटमेंट है, अच्छा उसके बाद आ जाइए, अच्छा आज नहीं कल आ जाए, अच्छा नहीं फिर अच्छा चलो वो मेरे मियाँ मैं उनसे पूछ के बताऊंगी, आज तक नहीं फोन आया। यकीन करें एक ना खत्म होने वाले बहाने, इतने मजबूर हैं हम सब, अल्लाह ने इतनी ज्यादा हमें मुश्किलों में डाल दिया फिर तो हम बड़े ही बदबخت हो गए। हालांकि देखिए जितनी नेमतें हमारे पास हैं किसी के पास है, हमारी एक क्लास हो रही है अल्हम्दुलिल्लाह द्वारा कुरान की पाकिस्तान में, तो उन्होंने मुझे 2-3 दिन पहले जो बात बताई कहने लगी क्लास शुरू होने से लेकर एंड तक एक दफा भी बिजली नहीं आई, हालांकि आमतौर पे आ जाती है। वो पूरी रात अपना लैपटॉप चार्ज करती हैं, पूरा फुली चार्ज करके, और ये वो जगह जहां बिजली अमूमन नहीं जाती, यानी ये समझे कि सबब का इलाका लाहौर के जहां अभी मशहूर है कि शहर की नस्बत बिजली कम जाती है, तो वो मुझे बताने लगी कि बिजली नहीं होती। मैंने कहा फिर आप लोग सुनते कैसे, क्योंकि वो पिछले 2010 का सुन रहे हैं गालिबन, तो उन्होंने कहा कि मैं चार्ज कर लेती हूँ पूरा लैपटॉप और वो स्पीकर भी, फिर उनको वो दिया जिसके अंदर वो कंप्यूटर से चार्ज होता है, तो जो बिजली जाती है फिर उस वक्त सिर्फ और कुछ नहीं चल रहा होता कमरे में, ना पंखा ना बिजली ना ऐसी, सिर्फ लैपटॉप चल रहा होता है क्योंकि हमने अपनी आज का पारा पूरा करना है। कभी मैं और आप अल्लाह का शुक्र अदा करते, क्या हमारी जिंदगी है। अब देखिए ये आपके सामने एक तस्वीर आप जान के लगाई, कितने तंग बैठे हैं लोग, नीचे बैठे हैं, हम अपने आप को सोचें हम कितना ज्यादा अपने आप को पैम्पर करते हैं, बैठ नहीं कुर्सी पे नहीं बैठ सकते, मसला ये हो गया। मैं नहीं कहती कि आपके साथ कोई मसला नहीं होगा, इसको तोड़े इंशाल्लाह अल्लाह ने चाहा कुछ ना कुछ करेंगे रमजान के बाद आपके इस मसले का हल, अल्लाह ने चाहा तो। जितना मोहब्बत बनेंगे जिसम उतना नरम होगा, इतना नरम गरम गद्दों पे इसको सुला लिया, इतने हमने इसकी टिकोर की, इतने हमने मसाज किए कराए, इतने हमने जाके जिकोजियों में अपने आप को सेट किया कि ये जिस्म पत्थर का बन गया। और हैरत और दुख मुझे उस वक्त होता है जब जवान बीमार होते हैं। 2-3 दिन से अल्लाह ताला मेरे दिमाग में बस एक ही बात डाल रहा है कि जवानी में कोई क्यों बीमार होता है। देखिए आप गाड़ी सोचे, आप सबने मैंने अपने बड़ों से यही सुना है हमेशा, नई गाड़ी लो रोज रोज का रोना खत्म हो जाता है, सुनी भी ये बात, क्योंकि वो ये नहीं पुरानी गाड़ी लो आज उधर खड़ी है आज उधर खड़ी है, आधा वक्त वो वर्कशॉप में होती, सबको पता है कि अगर 2014 है तो अगर हमने 1975 की गाड़ी खरीदी वो हर मोड़ पर रुकेगी। और हमारे बूढ़े भी तो देख लीजिए ना बेचारे, पूरी कोशिश के बावजूद कभी उनके कमर में दर्द कभी, क्योंकि बूढ़े हो गए। लेकिन कभी आपने सुना कि किसी ने 13-15 या चले 2000 की गाड़ी ले ली आज से 4 साल पुरानी या कुछ भी, तो वो हर जगह रुकी हो, तो गड़बड़ है ना फिर। कोई जवानी में कोई बीमार बगैर वजह के नहीं होता, या तो खुदा ना खासा कोई मैन्युफैक्चरिंग डिफेक्ट है ना पैदाइश से, अदरवाइज नहीं है। सिर्फ वजह इसकी एक मुझे समझ आती है, अल्लाह के हुक्म के बाद ऑफकोर्स पैदा होते बच्चों को बीमार करते उसका हुक्म है, लेकिन जो एक फी जमाना माहौल है उसकी वजह यह है कि हमने खुद को पैम्पर कर लिया और कोई वजह नहीं। हम बीमार नहीं होते, वो सुस्त हो रहे होते, हम सोचते हम बीमार हैं, हमारा स्टाइल खराब हो गया, सारी रात जागना ये 100 बीमारियों की एक बीमारी है। यकीन करें मैं आपको अपनी बात बताती हूँ कि ये अक्सर ये उंगलियां दोनों चलती, मैं बहुत दिन से सोच रही थी कि ये उंगलियों में से मुझे क्यों तकलीफ लगती है ऐसी हल्की सी, सुना हुआ कि शुगर हो तो ये होता है, मैंने कहा ऐसी तो कोई बात नहीं अल्हम्दुलिल्लाह। अब 2-3 दिन से मुझे समझ आ रहा है कि सारा वक्त मेरी उंगलियां इस पर रहती है। देखिये सेल फोन है ना, आपको होता है ये उंगली से टच होता है, और मुझे आपको होता है सबसे पहले किसने ये बताया समझाया था कि ये यूं करें तो स्क्रीन बदलती है, एक बच्चे से मैंने सीखा था। एक मौके पर हम नॉर्वे में थे, मुझे नहीं तब तक मेरे पास खुद आईफोन नहीं था, तो किसी का फोन सर का फोन था या क्या था बहरहाल आई डोंट नो, तो एक बच्चा स्कूल का ही था भागता हुआ आया, तो उसने फौरन इनका फोन पकड़ के ना अपनी छोटी सी उंगली के साथ यूं किया, तो मुझे उस दिन समझ आया कि ये यूं करें तो ये खुलता है। तो फिर मैं रात को आज जब तरावियों में कुरान सुन रही थी तो मैं अपने फोन से ही सुनती हूँ, उस वक्त आजकल में मेरे दिल में अल्लाह ने डाला ये देखें, ये बार बार यूं करती हूँ ना यूं, इधर अब लैपटॉप है तो मुसलसल इसके माउस पे उंगली है, तो ये दो उंगलियां मेरी हर वक्त चिप 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 कर रही हैं कि मैं आजकल परेशान हूं कि ऐसा ना हो कि इसमें कोई गड़बड़ी ना शुरू हो जाए, क्योंकि इसकी रेज मेरी उंगलियों में जाती है और कोई पता नहीं, और पूरे कहीं नहीं हो रहा, सिर्फ इधर इन दो उंगलियों में क्यों है, क्योंकि ये रेस मेरे हाथों में जा रहा है। तो जब हमारी जिंदगी के अंदर बहुत कुछ इस तरह का चलता है, अब इसमें तो अल्लाह के हुक्म से एक मकसद ही दिखता है ना, मैं कोई इस तरह की चैटिंग तो नहीं करती, लेकिन हमेशा अपने आप को सोचे कि मैं किस वजह से अपने अपनी सेहत खो रही हूँ, अपना वक्त खो रही हूँ, मेरी जिंदगी क्यों जाया हो रही है, और आप देखेंगे कि आपको यही वजह दिखेगी कि शैतान की खलल अंदाजियां हर तरफ उसने खलल डाले हुए हैं। इसके बारे में अल्लाह सुभान व तआला कहते हैं वलियालम الذين اوتوا العلم انه الحق من ربك فيؤمنوا به فتخبت له قلوبهم. हकीकत है कि ये जालिम लोग इनाद में बहुत दूर निकल गए हैं और इल्म से बहरामंद लोग जान लें कि ये हक है तेरे रब की तरफ से और वो इस पर ईमान ले आए और इनके दिल उसके आगे झुक जाए. यकीनन अल्लाह ईमान लाने वालों को हमेशा सीधा रास्ता दिखाता है. ये अल्लाह ने आपकी बात कर दी है, आपने तलब रखी, अल्लाह ने आपको रास्ता दिखा दिया. अब ये दुआ करें कि अल्लाह इस पे चलाता रखे, मौत तक हम सिराते मुस्तकीम पे रहें और कहीं भटक के दुनिया से ना चले जाए. अल्लाह ताला से दुआ कि हमें सेहत और आफियत दे. और मैं अक्सर सोचती हूँ कि अगर हम अक्सर बीमार रहते हैं तो फिर तो इसका अंदर फौत होने वाले, क्योंकि ख्याल तो यही है ना कि बीमारी के बाद फौतगी होती है. तो फिर तो और नेकियां कर ले कि पता नहीं जो 4 दिन की जिंदगी बाकी रह गई है, अब इसको बिस्तर पे जो पढ़ना है मुझे डालो किसी जाके ऐसी जगह पे कि आखिरी दिन जिंदगी के गुजारू. फिर तो ये जिंदगी के आखिरी दिन है, कैसे गुजारना चाहूंगी. तो अल्लाह ताला से दुआ कि हम सबको अपने अपने लिए सेहत दे. आप अपने मर्दों को ढीला देखें, सुस्त देखें, बीमार देखें, बच्चों को देखें, भेजें मस्जिदों में, चल के जाएं, गाड़ियां बंद कर पैदल जाओ, 5 मिनट 10 मिनट पहले निकलो, आप देखेगा वो सब बीमारी आहिस्ता आहिस्ता ठीक हो जाएगी. और इतना फर्क पड़ता है ये छोटी छोटी एक्टिविटीज से कि मैंने रमजान में इसको बहुत फील किया है कि इतनी करीब मस्जिद है कि शायद 3 से 4 मिनट लगते हैं, लेकिन चूंकि जल्दी में जाना, जल्दी में आना और 1-2 बार जाना दिन में, तो मैं सोच रही थी कि रमजान में मुझे वो कमी नहीं महसूस हुई कि हम पूरा 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 वक्त बैठे रहते हैं. ये जो मर्द 4-5 दफा दिन में जाते हैं और आते हैं माशाल्लाह मस्जिदों में, सेहत है उनकी. तो अल्लाह ताला से दुआ करते हैं कि हमें नेचुरल लाइफ गुजारने की तौफीक दे. काफिरों की क्या ख्वाहिशात हैं, अल्लाह 55 में फरमाते हैं वला यज़ालुल्लज़ीना कफरू फी मिरयते मिन, इनकार करने वाले तो इसकी तरफ से शक ही में पड़े रहेंगे. यानी अब इनको छोड़ दो, तो इनके हाल पे जिनकी घड़ी अचानक आ जाए या एक मनहूस दिन का अजाब नाजिल हो जाए, उस रोज बादशाही अल्लाह की होगी और वो इनके दरमियान फैसला करेगा. जो ईमान रखने वाले और अमल साले करने वाले होंगे वो नेमतों भरी जन्नत में होंगे. अब नेमतों वाली इन बातें सुन के रोया करे. एक वक्त आता है जहन्नम की आयतों पर रोना आता है. ये वो होता है जब बंदे का मामला बिगड़ा होता है अल्लाह से, हाय अल्लाह मैंने इस आग में जाना है, अल्लाह मेरे मुंह की खाल इस तरह आग में गिरेगी. फिर आहिस्ता आहिस्ता बंदा डरता है तो कोशिश भी करता है बचने की. तो फिर एक वक्त आता है कि जब नेमतों का जिक्र जन्नतों का सुन के दिल को यकीन और होता जाना है, तो फिर बंदा रो पड़ता है अल्लाह मैंने जाना है जन्नत में. और जिन लोगों ने कुफर किया और हमारी आयात को झुठलाया उनके लिए रुसवा को नजाब होगा. और जिन लोगों ने अल्लाह की राह में हिजरत की फिर कत्ल कर दिए गए या मर गए, अल्लाह इनको अच्छा रिस्क अता करेगा. वइन अल्लाह लहुवल लहुव खैरुर रासिकीन, और यकीनन अल्लाह ही बेहतरीन राजिक है. कुर्बानियां देने वाले मक्का में तड़प रहे थे लोग जब ये आयतें नाजिल हो रही थी, का गम ना करो अल्लाह तुम्हारी कुर्बानियां जाया नहीं. हाईलाइट करिएगा जरा इसको, لَيُدْخِلَنَّهُمْ مُدْخَلًا يَرْضَوْنَهُ, अल्लाह उनको ऐसी जगह पे दाखिल करेगा जिससे वो खुश हो जाएंगे. देखिए अमूमन एक मिसकंसेप्शन है, इसको नोट करें. सूरह ताहा में भी थी शायद, उधर मुझे तवज्जो नहीं गई, वरना जिक्र मैं अक्सर वहां करती हूँ. हमारे जहन में एक कॉन्सेप्ट है, वो क्या है कि हमें वो जन्नत मिलेगी जो अल्लाह हमारे लिए पसंद करेंगे ना, यही कहते हैं ना कि अल्लाह अपनी खुशी से जो देगा, या कहते हैं इबादत करो ताकि अल्लाह खुश हो, मारूफ जुमला है हमारा. अब बात ऑपोजिट है. सूरह ताहा की एक आयत गुजरी, उसमें क्या आता है कि तुम इबादत करो ताकि तुम राजी हो जाओ. यानी ये काला मुकाम है बंदगी का कि इबादत ये सोच के तो बंदा करते ही कि अल्लाह खुश हो, बल्कि उससे ज्यादा वो बंदे की अपनी खुशी बन चुकी होती है कि मुझे इससे मिलेगी. और यहां क्या है कि तुम्हें वो जन्नत मिलेगी जिसको तुम पाओगे. ये जिसको अल्लामा इकबाल ने कहा कि खुद ही को कर बुलंद इतना कि हर तकदीर से पहले खुदा बंदे से खुद पूछे बता तेरी रजा क्या. अब ये बता तेरी रजा क्या, उसको इस जुमले के साथ सुनिए कि यरदउ न हो. सबको तो लोग दे देते अपनी पसंद की चीजें, क्योंकि देनी है दे दी, खाना पूरी कर दी, और किसी से बड़ी मोहब्बत हो और तड़प हो कि मेरी दी हुई चीज वो इस्तेमाल भी करे, तो क्या कहते हैं, क्या दो आपको क्या पसंद है, लेकिन जब मैंने आपको देना है फिर वो आपने खुद पहनना है. यही अंदाज लग रहा है कि तुमने मेरी पसंद की जिंदगी बसर की, अब तुम बताओ तुम्हें अदन चाहिए कि तुम्हें मोहल्ला चाहिए कि तुम्हें फिरदौस चाहिए कि तुम्हें नाइम चाहिए कि मावा चाहिए. मैं तुम्हारी पसंद की जन्नत में तुम्हें मूव कर दूंगा. दुनिया में कई जगह होती है ना, किसी को कोई एक इलाका पसंद है, किसी को कोई एक इलाका, अल्लाह चूज करवाएगा, बताओ किस एरिया में तुम जन्नत में रहना चाहती हो। आप कहाँ जाएंगे जीरम, आप कहाँ जाएंगी, किस जन्नत में जाएंगी, सी व्यू, आप कहाँ जाएंगी, सोचा ही नहीं कभी। जी आप फरिया कहाँ जाएंगी, मैं तो पहाड़ों वाली जन्नत में जाऊंगी जिसमें पहाड़ भी हो, फल हो, फूल हो, यानी बस वहां वो सब हो जिसको देखकर अब याद आ जाए। मुझे प्लेन इलाकों से ज्यादा पहाड़ अच्छे लगते हैं, कहीं भी जाती हूँ नए मुल्क में, जब भी पहाड़ हो बहुत अच्छे लगते हैं, और खास तौर पे जब वो सरसब्ज पहाड़ हो और उसके ऊपर क्या अल्लाह के रंग है। तो जन आप ऑर्डर दे दें, अल्लाह को आज भी दे दें घर जाके, नो प्रॉब्लम, छोटा सा एक प्लेस करके रख लें कि अल्लाह तआला प्लीज आई लाइक दिस एरिया, अल्लाह के लिए कुछ मुश्किल नहीं। वा इन्ना अल्लाह अलीमन हलीम, कहाँ हमारी औकात ऐसी, लेकिन ख्वाहिश तो कर सकते हैं ना, बेशक अल्लाह अलीम और हलीम है, ताहल है, और जो कोई बदला ले वैसा ही जैसा उसके साथ किया गया, और फिर इस पर ज्यादती भी की गई हो तो अल्लाह ज़वाला और दरगुजर करने वाला। इतनी बड़ी हकीकत है इसमें, तुम अल्लाह के लिए लोगों को माफ करके देखो, अल्लाह तुम्हारे बदले लेगा उनसे, मदद तुम्हारी तब आएगी जब तुम अल्लाह के लिए किसी को माफ करोगे। ये इसलिए है कि रात से दिन और दिन से रात निकालने वाला अल्लाह ही है, और वो समीउम बसीर है, और ये इसलिए भी है कि अल्लाहु अल हक, कि अल्लाह ही हक है, और वो सब बातिल है जिन्हें लोग छोड़कर अल्लाह को पुकारते हैं, और अल्लाह ही बाला दस्त और बुजुर्ग है। क्या तुम देखते नहीं हो कि अल्लाह आसमान से पानी बरसाता है और इसकी बदौलत जमीन सरसब्ज हो जाती है? हकीकत ये है कि वो लतीफ़ुन खबीर है, इसी का है जो कुछ आसमानों में। सोचिए, बहुत दिन से नहीं सोचा, सिर्फ आसमान की चीजें नहीं, वो माफिल अर्थी, और जो कुछ जमीन में, बेशक वही गनी और हमीद है। तो फिर आप उससे ताल्लुक लगाकर आप कितने अमीर हो जाते हैं। देखिए सीधे से, घर में एक सफेद पोश फैमिली की लड़की की शादी जब किसी अमीर लड़के से होती है ना, तो वो सब अमीर लड़के का जो स्टेटस होता है एक वक्त आता है सब उसका हो जाता है। मिसिस फलां, बैंक की चाबियां उसके पास, बैंक की मतलब बैंक का अकाउंट उसके पास, गाड़ी की चाबियां उसके पास। तो एक दौलतमंद से शादी होती है तो और लड़की को सब कुछ मिल जाए। तो जिसका रब से मामला जुड़े, लोग पूछते हैं पैसे हैं कुछ बैंक में, कुछ है जिससे बात करें, हाँ है, करोड़ों के अरबों है उस रब के पास जिसके नाम पे ये काम हो रहे हैं। कभी लोगों को नजर में ना रखे, कभी अपने बैंक बैलेंस को मत देखें कि क्या है, अब इसकी बेस पे काम शुरू करते हैं, ये तो शिर्क हो जाता है। हाँ बहुत कुछ है रब के पास, सिर्फ ये कि यकीन आ जाए कि वाले अल्लाह ही माफिस समावाती बमा फिलर, अल्लाह पे नजरें लगाना सीखेंगे, अल्लाह आपको मखलूक से बेनियाज कर देगा। क्या तुम देखते नहीं हो कि इसने वो सब कुछ तुम्हारे लिए मुसख़्खर कर रखा है जो जमीन में? क्या कुछ उसने हम ना शुक्रों को दिया, और उसी ने कश्ती को कायदे का पाबंद बनाया। जब कश्ती कायदे की पाबंद है तो हम नहीं बन सकते, यानी कश्ती एक रूल के मुताबिक चलती है तो हम कैसे रूल्स को फिर पीछे कर सकते हैं? और वो इसके हुक्म से समंदर में चलती है, और वही आसमान को इस तरह थामे हुए है कि इसके इज़्ज़त के बगैर वो जमीन पर गिर ही नहीं सकता। वाकया ये है कि अल्लाह लोगों के हक में बड़ा शफीक और रहीम है, वही है जिसने तुम्हें जिंदगी बख्शी, वही तुमको मौत देता है, वही फिर तुमको जिंदा करेगा। लेकिन सच है कि इंसान बड़ा नाशुक्रा है, सच है कि झूठ, हक का इनकार करता है। लिकुल्ली उम्मतिन जालना मन सका, अब सूरत का इख्तिताम है, उम्मत मुस्लिमा को बताया जा रहा है कि अल्लाह ने तुम्हें क्या काम दिए। हर उम्मत के लिए हमने एक तरीका इबादत मुकर्रर किया जिसकी पैरवी वो करती है, बस नबी वो इस मामले में आपसे झगड़ा ना करें, आप अपने रब की तरफ दावत दो, यकीनन आप सीधे रास्ते पर हो, और अगर वो आपसे झगड़ा करें तो कह दो जो कुछ तुम कर रहे हो अल्लाह को खूब मालूम है, अल्लाह कयामत के रोज तुम्हारे दरमियान इन सब बातों का फैसला करेगा जिनमें तुम इख्तलाफ करते रहे हो। क्या तुम जानते नहीं हो कि आसमान और जमीन कि हर चीज अल्लाह के इल्म है, सब कुछ एक किताब में दर्ज है, और अल्लाह के लिए कुछ भी मुश्किल नहीं है। कुछ मुश्किल मेरे रब के लिए? तो फिर मायूसी किस बात की? शिर्क करत, ये लोग अल्लाह को छोड़कर उनकी इबादत कर रहे हैं जिनके लिए ना तो इसने कोई सनत नाजिल की और ना ये खुद उसके बारे में कोई इल्म रखते हैं। इन जालिमों के लिए कोई मददगार नहीं, और जब इनको हमारी साफ साफ आयात सुनाई जाती है तो तुम देखते हो कि मुनकरीन हक के चेहरे बिगड़ने लगते हैं। इसको हाईलाइट करें, आप तो खुशी खुशी कुरान की कोई बात सुनाते हैं ना लोगों को, लेकिन जिनका भी अपना अमल नहीं होता ना, उनके चेहरे के तासुरात बदल जाते हैं आपको देखकर, और ऐसा महसूस होता है क्या कि यस्तून बिल्लज़ीन यतलून अलैहिम आयातिना, कि भी वो इन लोगों पर टूट पड़ेंगे जो इन्हें हमारी आयात सुनाते हैं। बहुत बुरे लगते हैं उनको अल्लाह की आयतें सुनाने वाले। इनसे कहो, मैं बताऊं तुम्हें कि इससे बदतर चीज क्या, यानी तुम्हें ये कुरान सुन के गुस्सा आ रहा है, अल्लाह की आयतें बुरी लगती हैं, तो इससे बदतर चीज क्या है? अन्नार। आप जरा अरबी में टेक्स्ट में देखिएगा, जालिकुम के बाद भी तो है और अन्नार के बाद भी तो है। ये अन्नार सिर्फ एक लफ्ज में बात कर दी, ये नहीं कहा कि ये आग है, हाज़िहिन नार, ये नहीं कहा, अन्नार बस चोट पड़ी। तुम्हें बता इससे बदतर चीज क्या है? आग। कौन सी? अल्लाह ने इसी का वादा इन लोगों के हक में कर रखा है जो कबूले हक से इनकार करें, और वो बहुत ही बुरा ठिकाना है। अब इसी शिर्क को समझाने की मिसाल गौर से सुनिएगा। अगर मक्खी कभी नहीं देखी तो फिर तो आप समझेंगे नहीं। कोई है सर जिसने मक्खी ना देखी हो? इधर भी है, चले अल्हम्दुलिल्लाह। लोगों एक मिसाल दी जाती है, गौर से सुनो, सुन रहे? जिन महबूदों को तुम अल्लाह को छोड़कर पुकारते हो, वो सब मिलकर एक मक्खी भी पैदा करना चाहे तो नहीं कर सकते। अब वो लकड़ी के पत्थर के बुत नहीं कहे, सब लोग, सारे इंसान जिनको अल्लाह के मां सिवा माने, तागूत अल्लाह के रास्तों से रोकने वाले, हमें अल्लाह के दीन से हटाने वाले, सब लोग मिलकर एक मक्खी पैदा करना चाहे तो कर सकते हैं। बल्कि अगर मक्खी इनसे कोई चीज छीन ले जाए तो वो इसे छोड़ा भी नहीं सकते। मदद चाहने वाले भी कमजोर और जिनसे मदद चाही जाती है वो भी कमजोर। बेफत्ता लिबु वल मतलू, यानी मुशरिक भी कमजोर और शिर्क जिसके नाम पे कर रहा है वो भी कमजोर। सारी कमजोर है क्योंकि इंसान है। और बात क्या है, शिर्क करता कौन है आपको पता? जिसको अल्लाह की कदर नहीं होती। इसीलिए कहा मा कदर अल्लाह हक का कदरी, लोगों ने अल्लाह की वो कदर ही नहीं की जो उसकी कदर का हक था। वाकया ये कि कुव्वत और इज्जत वाला तो अल्लाह ही है। पीछे कितनी अल्लाह की कुदरत की बातें थी, और यहाँ अल्लाह ताला कह रहे हैं कि तुम्हें मेरी कदर नहीं है ना। देखिए सिंपल सी बात है कि आपके माँ बाप आपकी जरूरियात पूरी करते हैं, आप उनको छोड़कर उनके दोस्तों या अपने अब्बू के फ्रेंड से कहें कि जरा मुझे कुछ पैसे दे दें, तो किस बात का इजहार है? क्या आपने अपने वालिद की कदर नहीं की? शोहर जरूरत का पूरा कर दे बीवी की खर्चे को और बीवी फिर उसकी बजाय किसी और से मांगे, तो हम क्या कहेंगे? किसने अपने शोहर की कदर नहीं की? और कोई शोहर की कदर ना करे तो 10 लोग उसको बुरा कहते हैं। कोई माँ बाप का ना शुक्रा बन जाए तो उस बच्चे को हर आने जाने वाला समझाता है, ऐसा ना किया करो, ऐसे ना करो। और जब लोग अल्लाह की कदर ना करें तो कहते हैं कि रिलीजन इज योर ओन मैटर, डोंट टॉक अबाउट रिलीजन। हैरत की बात है ना, आज हमारे दिल में कोई तड़प नहीं है या इल्ला माशाल्लाह जितनी भी है कि हम लोगों को रब से जोड़े जो कटे हुए हैं, इधर उधर है। इसलिए अल्लाह ताला कहते हैं कि तुम इस कदर की हद कर दो, और वो कैसे करो? इस काम के लिए चुने जाओ। इतनी प्यारी आयतों पे सूरत पूरी हो रही है कि मेरा ख्याल है कि उम्मत मुस्लिमा को अगर सिर्फ ये आयतें समझ आ जाएं तो उनकी जिंदगी में खुशी शामिल हो जाए कि अल्लाह ताला हमें कितने बड़े काम देता है। फरिश्तों की बात करके फिर उम्मत पे बात जाएगी। फरमाया अल्लाहु यस्तवी मिनल मलाइकति रुसुलन व मिनन नास, हकीकत है कि अल्लाह अपने फरामीन को पहुंचाने के लिए फरिश्तों में से भी पैगाम रसा मुंतखब करता है। किसको कहा? जिब्राइल अलैहिस्सलाम वही लेकर आते थे, और इंसानों में से भी। इस एक आयत के ऊपर तो सर सजदे में रख दें अगर अल्लाह आपसे अपनी बात दूसरों तक पहुंचवा रहा है किसी भी जरिए से, या बोल के या पुछवा के या वहां के इंतजाम के लिए। फरिश्तों से जो काम अल्लाह ने लिया उसको इंसानों में ला रहा है कि इंसानों को अल्लाह चुन लेता है कि अल्लाह की बातें लोगों को बताए। इससे बड़ी क्यों ऑनर है? आज लोग बड़ी बड़ी कंपनियों के साथ नाम जोड़ के खुश होते हैं, वहां जॉब मिल गई, उनसे हमारा अलायंस है और उससे हम जुड़े हुए हैं और एफिलिएटेड है। लेकिन जब अल्लाह के दिन के हम काम करते हैं तो लोग कहते हैं मुल्ला बन गए, मौलवी बन गए, ये क्या इन्होंने अपने आप को मुश्किल में डाल दिया। कितनी खुशकिस्मती है अगर आप किसी भी जगह इस काम पे हैं तो कह अल्लाह तेरा लाख शुक्र है, मैं अपनी इस जॉब पे बड़ी खुश हूँ। वो समी और बसीर है, वो सुनता भी जानता है, उसको पता है कि आप किस हद तक करते हैं और किस हद तक कर सकते हैं। जो कुछ इनके सामने इसे भी वो जानता है, और जो कुछ उनसे ओझल है इससे भी वो वाकिफ है, और सारे मामला उसी की तरफ रजू होते हैं। करो क्या? सूरत के आखिर में आप देखिए कि उम्मत को चार नुकाती नुकता दिया जा रहा है। पूरी सूरत का थीम उम्मत मुस्लिमा अब क्या करे। या अय्युहल्लज़ीना आमनू रुकू वस्जुदू वअबुदू रब्बकुम वफ़अलुल ख़ैर लअल्लकुम तुफ्लिहून। सिर्फ इतना ही नहीं, वजाहिदू फिल्लाहि हक़्क़ जिहादी। ऐ लोगो जो ईमान लाए हो, बड़े गौर से देखिएगा, इसमें आपको एक बहुत बड़ी हकीकत समझ आएगी। ऐ लोगो जो ईमान लाए हो, रुकू करो, सजदा करो, और अपने रब की बंदगी करो और नेक काम करो। ये सब तो समझ आ रहे हैं ना? क्या होगा? शायद कि तुमको फलाह नसीब हो जाए। यहाँ फलाह की बात है, और आप देखिए अगला पारा फलाह से शुरू हो रहा है। कामयाब होना चाहते हो, यू वॉन्ट सक्सेस, तो ये करो। खत्म नहीं, अगला काम बड़ा मुश्किल है जो हमें अमूमन याद नहीं रहता, और वो क्या के वजाहिदू फिल्लाहि हक्क जिहादिही। अल्लाह की राह में जिहाद करो, मेहनत करो, खुद को खपा दो, जैसा कि जिहाद करने का हुक्म है। क्यों भाई, हम क्यों करें अल्लाह के रास्ते में मेहनत? तो अल्लाह कहते, देखो मैंने तुम्हें क्या दिया, हुवजतबाकुम, उसने तुमको चुन लिया, खुशियां मनाओ, तुम्हारा चुनाव हो गया। मुसलमानों, तुम्हें अल्लाह ने चुन लिया, रिसालत की कड़ी में तुम्हें एक चेन जुड़ गए। पहले तो अल्लाह और फरिश्ते के बाद नबी था, फिर मखलूक थी। अल्लाह ने अल्लाह के बाद फरिश्ते और नबी के बाद तुम्हें उसमें एक तीसरा लिंक बना के जोड़ दिया। हुवजतबाकुम, खुशियां मनाओ, अल्लाह ने तुम्हें चुना। कितने लोग हैं जो अपने इस चुनाव पे खुश होते हैं? अल्लाह कितने थोड़े लोगों को इस खिदमत के लिए चुनता है। सूरह बकरा 143 में कहा, वजअलनाकुम उम्मतन वसता। सूरह आले इमरान 110 में कहा, कुंतुम खैरा उम्मतिन उखरिजत लिन्नास। और यहाँ बता दिया, हुवजतबाकुम। कितने लोग हैं जिस चुनाव पे वही खुशी करें जो आमतौर पे होती है। आप देखिए कि बच्चे पास होते हैं ना, पास से मुराद इंग्लिश का पास, उर्दू वाला पास तो बच्चे अब कम ही होते हैं, दूर दूर ही रहते हैं हमसे। लेकिन जब बच्चे पास होते हैं तो क्या होता है? कामयाबी होती, खुशी होती है, फिर मुबारकबाद होती है। सबको पता है मैट्रिक का रिजल्ट निकला है और आपका बच्चा भी था, फिर आप कहते हैं इसने 700 नंबर लिए, जो लिए, मुबारकबादें होती है। ग्रेजुएशन होती है, यहाँ का तो मुझे इतना नहीं पता, लेकिन अमेरिका में तो ग्रेजुएशन पे कहते हैं जाओ किसी की, उसकी शादी पे जाओ ना जाओ। यानी दूसरे शहरों में जितने लोग सफर करते हैं ना अमेरिका में, एक दूसरे के एक शहर से दूसरे में, खास सीजन में, तो उसमें 90% लोग सिर्फ अपने बच्चों या अपने बच्चों के दोस्तों की ग्रेजुएशन पे जाते हैं। तो जब दीन के काम में आप कामयाबी हासिल करें तो कितनी मुबारकबादें मिलती हैं। फिर कितने लोग कहते हैं कि माशाल्लाह बहुत सक्सेस, बहुत कामयाब। ये आज हमारा रोग है कि दीन की कामयाबियों पर कहते हैं बस अब बहुत पढ़ लिया, घर बैठो, तुमने कोई टीचर नहीं कहीं लगना। एक सिस्टर थी, दो कोर्स कर रही थी, तो सारा पेपर भी देती थी, तो वो उनके मियाँ गुनगुन ना छेड़ते होंगे या पता नहीं किस रंग में कहते होंगे, तो वो कहती, वो नहीं कहते थे, तूने कौन सा कोई टीचर लगना है जो ये पेपर देती है, ये जो टेस्ट देती है, तुम्हें क्या मिलना है? तो लगे थे, हो अच्छी तबाह को, तुम्हें चुना दीन के काम के लिए, इससे बड़ी मुबारकबाद क्या? आंसू नहीं आ जाते कि जब लोग आपके चुनाव पे कोई खुशी नहीं मनाते, आप कहते हैं आइए हमारे 10 पारों की तकमील की पार्टी, हम आपको खाना खिलाते हैं, आप सोचते हैं 50-60 तो आएंगे मेरे दोस्त, और उसमें 4-5 भी आ जाएं तो आपके आंसू नहीं रुकते कि बाकी क्यों नहीं आ रहे, कदर ही कोई नहीं। इस चुनाव की किसको खुशी है? उसको खुशी है जिसको वमा कदरुल्लाह हक कदरी के मुताबिक अल्लाह की कदर होगी। डरते क्यों हो? मुश्किल दीन नहीं है। वमा जाल अलैकुम फिर दीन मिन हरज। दीन में तुम पर कोई तंगी नहीं रखी, इतना रिलैक्स दीन है। दूर से लगता है ये बहुत बड़ा गठड़ है, लोग कहते हाय आपका सांस नहीं घुटता, सीना नहीं आता, ब्लड प्रेशर नहीं हाई हो जाता, आके तो देखो, करके तो देखो। लोग कहते हैं सुबह शाम भागते हैं आप लोग, ये करते हैं वो करते हैं, आके तो देखो। देखिए आपने कभी किसी को देखो, दूर से कोई आ रहा है उसके सर पे बहुत बड़ा गठड़ है, तो आपको तरस आएगा ना उस पर, धूप भी और इतना बड़ा गट्ठर लेके खड़ा। जब आपके पास आए तो आपके जरा रुकने वो रुकने लगे तो आप कहते लो मैं जरा मदद करूं, वो कहते नहीं नो प्रॉब्लम। हाथ लगाते हैं तो वो पता चलता है वो तो स्टीरियो फॉर्म है या वो रुई का गट्ठर था, वजन भी कोई नहीं। आप कहते अच्छा मैं समझिए आपके सर पे बहुत बोझ है, ये तो इतना फ्लफी सा आपने अपने सर पे कोई बोझ पकड़ा हुआ है। ये है दीन, दूर से ये लगता है सर पे लकड़ियां और पत्थर और पता नहीं क्या को इंटे उठाई हुई है। करीब आए तो ये ठंडा हल्का, बल्कि धूप से भी बचा लेता है। लोग तो सरेआम सर मुंह खोल के फिरते हैं ना धूप में, फिर सर में दर्द होता है, लेकिन जो अपने आप को छुपा लेते हैं, उड़ा लेते हैं, वो उस सारी गर्मी से बचते हैं। तो अल्लाह उम्मत मुस्लिमा को बता रहे हैं, रोते क्यों, तुम्हारा दीन मुश्किल नहीं है। सूरह तो बकरा के भी एंड पे यही कहा था, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा मिल्लत अबीकुम इब्राहिम, तुम्हारे बाप इब्राहिम की मिल्लत है। मेरा और आपका ताल्लुक किससे, हमारा मसलक क्या है, मिल्लत इब्राहिमी। अल्लाह के नबी फरमाते थे कि मैं अपने बाप इब्राहिम के दीन पे हूँ। और नाम क्या होना चाहिए तुम्हारा, हनफी ब्रेलवी शाफई मालकी, नहीं, हुवा सम्मा कुमुल मुस्लिमीन, अल्लाह ने पहले भी तुम्हारा नाम मुसलमान रखा था। कब, मिन कब्ल व फी हाजा, इस कुरान से पहले यानी पिछली उम्मतों में भी और इस कुरान में भी तुम्हारा यही नाम है। तो अकेला किस सब बात की पैदावार है, यही वो लफ्ज है जो उम्मत को आज भी जोड़ेगा। सारे इख्तलाफात का हल एक है कि सब लफ्ज मुस्लिम पे जम जाएं, क्योंकि इसको सब मानते हैं, वरना लोग दूसरे फिरके गिरोह को तो नहीं मानेंगे। लियकून रसूल शहीदन अलैकुम व तकून शुहदा अलन नास, ताकि रसूल तुम पर गवाह हो और तुम लोगों पर गवाह हो। बस नमाज कायम करो, जकात दो और अल्लाह से जुड़ जाओ। वातसिमु बिल्लाह, अल्लाह से वाबस्ता हो जाओ, लिपट जाओ। कैसे, कोई सामने हो तो उससे बंदा लिपटे, अल्लाह से बंदा कैसे जुड़ सकता है, अल्लाह से कैसे अपने आप को वाबस्ता कर ले, अल्लाह की किताब से जुड़ जाओ। वातसिमु बिहब्लिल्लाह जमीया, अल्लाह का दामन मजबूती से थामो। हिदायत मिलेगी इस रब से मिलेगी, इस किताब से मिलेगी, कानून मिलेगा इधर से। कभी प्यार से पुकारो, कभी खौफ से पुकारो, उम्मीदें लगाओ, मदद के लिए उसके आगे हाथ फैलाओ, तवक्कुल और इनाबत उस रब के लिए करो, क्योंकि उसने तुम्हें पैदा किया। हमें किसी और से लिपटने की क्या जरूरत है। अल्लाह अकबर, कौन है वो, हुवा मौलाकुम फनेमल मौला व नेमन नसीर, और वो है तुम्हारा मौला और बहुत ही अच्छा मौला और बेहतरीन मददगार। ये चार काम कर ले उम्मत तो फिर आज भी कामयाबी है। आपने ढूंढना है इसमें से, अलग करना है। लेकिन आप देखिए कि पूरे पारे का ये क्लाइमेक्स था कि अल्लाह ताला इस पूरी सूरत में आपको क्या मिला, जो अल्लाह के काम की मदद, अल्लाह की मदद करेगा अल्लाह को मिलेगा, अल्लाह उसकी मदद करेगा। और जब इक्तदार मिल जाए तो फिर नमाज कायम करो, जकात दो, मारूफ का हुक्म दो, मुनकर से रोको। हम सबको क्या फिक्र होनी चाहिए कि हम अल्लाह के दीन की मदद कैसे करें, कब करें, मदद तो आनी है। फिर आप देखिए सूरत में हमने पढ़ा कि आंखें अंधी नहीं होती, दिल अंधे हो, कि मेरे दिल की आंखें अंधी तो नहीं हो गई नहीं। भाई की आंखों को तो हम कई दफा डॉक्टरों के पास जाके चेक कराते हैं, दिल की आंखें कौन चेक करवाते हैं, करते हैं रूहानी मालिज, जो दीन सीखते और सिखाते हैं। क्योंकि जब दिल अंधे होते हैं ना, हक नजर नहीं आता। ये एक क्राइटेरियम रख ले, मुझे हक नजर आता है। और याद रखिए कि जिसके दिल में तकवा होगा अल्लाह उसको चुनेगा। अगर आप देखें इसमें एक लंबी लिस्ट बनाएंगे आप कि कामयाब होने वालों के लिए क्या, और इसको अगले पारे की लिस्ट के साथ जोड़ेंगे तो माशाल्लाह आपके पास एक बेहतरीन मजमू जमा हो जाएगा कि जब अल्लाह किसी को चुनता है तो फिर उनको क्या चाहिए। ईमान लाए, रुकू करें, अल्लाह की बंदगी, नेक काम, अल्लाह ताला की राह, जिहाद, नमाज कायम, ज़कात, अल्लाह ताला से वाबस्ता होना, और अपनी निस्बत इब्राहिम के नाम पे खुद हमने इसे एक पारे को पढ़ने के बाद, तो बाकी बातों को क्या करना है। अल्लाह से दुआ करते हैं कि अल्लाह ताला हमारे दिल को खोल दे, जो कर सकते हैं कर ले, नियतें करें। इस पारे में जितनी दुआएं आई अंबिया कराम के नाम पे सारी याद करें। कोई तकलीफ आती है पढ़े ला इलाहा इल्ला अंत सुभानक इन्नी कुंतु मिनज़ ज़ालिमीन। औलाद नहीं है तो पढ़िए रब्बी ला तज़रनी फ़र्दा अंता खैरुल वारिसीन। बीमार है तो पढ़िए अन्नी मस्सनी यद्उ अंता अरहमुर राहिमीन। हम कहते हैं डॉक्टर के पास जाना है, चलो पढ़ लेंगे एक दो बार, फायदा तो कोई नहीं होना दवा से। नहीं, जो दुआओं पे अमल यकीन रखते हैं अल्लाह ताला उनको दुआओं से भी फायदे देता है। फिर आप देखिए इस पूरे पारे में हमने जो खुलासा देखा उसको एक नजर देख लीजिए, फिर उसके बाद हम आगे चलेंगे और अल्लाह ताला से ये दुआ करेंगे कि हमारी आंखें खोल दें। इस पूरे पारे में हमने सूरत अलंबिया कवर की। ये देखिए सूरत अंबिया का पैगाम क्या था, मौत की तैयारी। वक्त कम है, जिंदगी मुख्तसर है और काम ज्यादा है, गफलत से निकलना है। फिर कुरान में हमारा जिक्र है, अल्लाह ताला ने हमारे सामने खोल दिया, इस कायनात को मकसद से पैदा किया, कोई इस कायनात को छुटला नहीं सकता कि अल्लाह ने इसको क्यों पैदा किया। फिर आप देखिए इस पूरी सूरत में हमने तौहीद की और कायनात की बहुत सारी हकीकतें देखी। ये सब आप पढ़ते हैं, ये सब आपको इंशाल्लाह ईमेल में हम भेज देंगे तो आप इसको नोट कर सकते हैं। फिर साइंसी फिगर्स हमने कितने पढ़े, तौहीद, नबूवत और अल्लाह के नबी का सारी उम्मत के लिए रहमतुल आलमीन होना। और फिर सूरह हज में तो मुझे ऐसे लगता है कि अल्लाह ताला ने हमें बस भूला हुआ सबक याद दिलाया कि हो अज्तबाकुम, उसने तुमको चुन लिया। हम अल्लाह ताला से दुआ करते हैं कि हम चुने ही रहें। हज के हुक्म पढ़े, कुर्बानी के पढ़े, कुर्बानी की रूह क्या है, तकवा, किताल फी सबीलिल्लाह की इजाजत की आयत इस सूरत में पढ़ी, जिहाद की हिकमत बता दी कि दुनिया से शर का खत्म हो, फिर अल्लाह के एहसानात, उसकी नेमतें किस तरह से, आप देखिए कि अल्लाह ताला ने सूरत के आखिर में कामयाबियों की बात की। तो जिस पैगाम पर यह सूरत खत्म होती है, पारा खत्म होगा, इसे दुआ करते हैं कि हमें सही कामयाबियां पाने वाला बना दे। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक। चंद लोग शेयर करें कि उन्होंने सूरत हज की खास तौर पर आखिरी आयतों को पढ़ने के बाद क्या अपने साथ नियत की। जी आप ऑनलाइन पे भी लिखिए, टेक्स्ट बोल दीजिए, यानी आखिरी जो काम चार थे उनको करने की नियत की आपने। जी और कोई, जी जैसे हम, आपने क्या नियत की? यानी अल्लाह की कदर करनी है, हम अल्लाह की बाकी कदर काम करते हैं। और ये बहुत बड़ी हकीकत है, जिस चीज की कदर नहीं होती उसके बारे में हम संजीदा ही नहीं होते। हमें सोने की कदर है तो हम वो सेट लाखों में खरीद लेते हैं, नहीं कदर होगी पता नहीं होगा सोना है तो हम 10 रुपए की भी चीज नहीं फालतू खरीदेंगे। तो जो लोग अल्लाह के रास्तों में खपते हैं ना, उसका एक तो कम अज कम यकीन रखने की जरूरत है कि उनको अल्लाह की कदर है। जी और कोई पीछे से, अल्लाह के रास्ते में मेहनत करनी है, कोशिश करनी है, जिहाद करना है इंशाल्लाह। जी आप फरजाना, खुद को अल्लाह के रास्ते में खपाना है। अभी हम किस रास्तों में खपे हुए हैं? जुड़ना भी और जोड़ना भी है। जी बिल्कुल, ये लिखते हैं कि खालिस होना है अल्लाह के लिए और अल्लाह से मदद भी मांगनी है और इसी तरह से अपने आप को अल्लाह को पहचानना है। देखिए जो खुद को पहचान लेगा ना, वो इंशाल्लाह अल्लाह को भी पहचान लेगा अल्लाह ताला से। जी आप प्लीज कोशिश, इंशाल्लाह ताला, बिल्कुल अल्लाह ताला हम सबको जो भी हम कह रहे हैं इस पे अमल की तौफीक दे। जी पीछे से आप, आरफा, मोहब्बत बनना है, आजिजी रखनी है इंशाल्लाह। जी रख, जी इतराक करना है इंशाल्लाह ताला, अल्लाह ताला के रस्तों में चुनना है जाना है तो ठीक है इंशाल्लाह। तो फिर जी अल्लाह ताला की रस्सी को पकड़ना है, बिल्कुल नियत जो करते हैं इस पर अमल करना और हिदायत की दुआ करनी है इंशाल्लाह। सुन्नी वहाबी शिया नहीं बनना, मुस्लिम बनना है, ठीक है। चलिए अब ऐसा है कि हम इंशाल्लाह अगला पारा शुरू करते हैं, रिलैक्स है ना आप लोग, क्योंकि टाइम कम है। अब इसके लिए कल काफी लोगों से ऑनलाइन पे ऑन साइट पे भी मशवरा किया गया कि जो हमारा एक पारा कम अज कम हम पीछे हैं उससे, तकरीबन एक सवा पारा कम है। तो वैसे तो मुझे अल्लाह ताला से बहुत उम्मीद है, पता नहीं क्यों होप हमेशा होती है, ये अलग बात है कि फिर पूरा नहीं हो पाता पाता, लेकिन उसमें ये सबसे जो महफूज सजेशन यही है कि हम अपने वक्त से फिलहाल, यानी मैं आपको रिलैक्स करने के, आगे तो हम नहीं जा सकते क्योंकि हमारे साथ जो दूसरे बहुत सारे साथी स्टेशन वाले सुन रहे हैं, बहुत सारे ऐसे हैं कि जिनको सिर्फ 2 बजे तक की ही इजाजत मिली हुई अपनी अपनी जगह में। तो कल से अगर हम ऑनलाइन साथियों की वेरिफिकेशन चाहिए सिर्फ 15 मिनट पहले हम 15 मिनट लेंगे, फिर आहिस्ता आहिस्ता अगर ना मेकअप कर सके तो बढ़ा लेंगे। क्या हम कल से जो आज का वक्त है उससे 15 मिनट पहले पारा शुरू कर सकते हैं? ऑनलाइन के साथ ही लिखें, आप सबको तो पूछने की कहने की जरूरत ही नहीं क्योंकि आप जब आ ही जाएंगे तो हम जो भी कुछ करवाएं आपने करना ही होता है। एडजस्टमेंट होगी, देखिए ग्रुपिंग जरूर होगी आपकी, ग्रुपिंग के बगैर आप नहीं चल सकते, बुक भी होगी, दुआएं भी होगी, एडजस्ट हम उसको कर लेंगे टाइम। के साथ, ठीक है? डिफिकल्ट बट कैन ट्राई. 15 मिनट से कुछ भी नहीं होता, ठीक है? सिर्फ 15 मिनट पहले शुरू होगी. तो जो साथी सिर्फ दौरे कुरान का सोच के आए, कल हमारा जो पारे का सेशन होगा वो इंशाल्लाह 10:45 पे शुरू हो जाएगा. फिर देखते हैं आगे क्या होता है. उम्मीद अल्लाह ताला से बहुत है, अल्लाह के हुक्म से. और दूसरी बात यह है कि यहाँ जो साथी हैं ऑनलाइन वालों को तो इसका नहीं इतना पूछना का कि आप लोग आज इस बारे में सजेशन दे के जाएं, क्योंकि जब जो संडे को हमारी मस्जिद में क्लास हुई थी तो काफी लोगों ने ये फीडबैक दिया था कि यहाँ उनके लिए वॉकिंग करके आना इजी है. और आपने भी देखा था कि उस दिन बहुत सारे हमारे साथ नए साथी थे. मस्जिद में भी मुझे सिस्टर्स पूछती हैं, तो आप अगर हम कुछ दिन आखिरी क्लास, यानी संडे तो उधर है ही है, तो अगर लास्ट पूरा वीक हम फिर मस्जिद ही में कर लें, तो जो हमारे रेगुलर स्टूडेंट है इधर, उनको इस पे क्या उनका इफेक्ट पड़ता है, ठीक है? कर दीजिएगा. और इंशाल्लाह रात का सेशन भी हमारा कंफर्म है अल्लाह के हुक्म से. 10 रातें 20 से लेकर यानी आखिर तक हर रात जो है वो हमारा वहां पे होगा. इसमें आप लोग क्या करना चाहते हैं, अपनी सजेशन दे दें. ये सिर्फ अब आपको मैं इन्वॉल्व कर रही हूँ. इस पे इंशाल्लाह एक छोटा सा फ्लायर बना के भी बांटेंगे. मेरी अपनी सजेशन तो यह है कि दुआओं और हिस्ट्री को जोड़ा जाए, ऑनलाइन साथी भी करें. और जो ऑनलाइन सुन रहे हैं माशाल्लाह, जो यूरोप के लोग हैं, यूरोप के पूरे और यूएई के साइड के, उनका टाइम तो रात का ही होगा, थोड़ा बहुत फर्क होता है टाइम का. लेकिन जो यूएसए में है, तो जो हम लोग यहाँ एक रात में किया करेंगे, फिर यूएसए वाले अपने हिसाब से उसको अपनी रात के मुताबिक एडजस्ट कर लेंगे, ठीक है जी? तो जो वैसे सुनना चाहेंगे हम, उसके लिए एक अलग रूम भी बना लेंगे, जो क़ियामुल लैल के नाम पे कुछ ऐसा होगा. तो आप सबकी सजेशंस नीडेड है जी. अभी कुछ नहीं लिखना, अभी पारा सुनना है. आपने क्यों इनको ये पर्चियां देनी शुरू कर दी? अभी छोड़ दीजिए, अभी सब छोड़ दें, आप सारी बातों को निकालें जहन से, वापिस आए, सब मिलकर सिर्फ आते हैं पढ़े, सिर्फ ऐसे ही अपने आप को एक्सेलरेट करें. पढ़िए ऊंची आवाज से. चलिए शुरू करते हैं अगला पारा, आप लोग तैयार रहिए. نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 18واں پارہ 18th پارے کا آغاز کریں گے. سورۃ مومنون کے آغاز سے یہ پارہ شروع ہوتا ہے اور سورۃ فرقان کی ابتدائی آیات, آیت کا نمبر بول دیتی ہوں جی. سورۃ مومنون کی پہلی آیت سے شروع ہو کر سورۃ فرقان کی آیت نمبر 20 پہ یہ پارہ پورا ہوتا ہے. پورے پارے کے اندر کامیابی اور فلاح کے نسخے ہیں کہ کون لوگ ہیں جو دنیا میں کامیاب ہوتے ہیں, ایمان کن تبدیلیوں کے کا نام ہے. اور خاص طور پہ اس پارے میں ہم جس تھیم کو لیں گے وہ ہے سمینا و اتونا. جو جو سنتے جائیں گے اس پہ یس کہیں گے کہ نو. آپ سب کے لیے ایکٹیویٹی یہی ہے کہ جب بھی کوئی بات سنیں اس پورے پارے کے ڈوز کو آپ نے الگ لکھنا ہے. یہ آپ کا ہوم ورک ہے اور یہ سارے ہوم ورک بعد میں آپ کو کرنے پڑیں گے اگر آپ کو کوئی سرٹیفکیٹ چاہیے, تو اس لیے ان کو اوور لک نہ کیا کریں. دہرا دیتی ہوں کہ ہوم ورک کیا ہے اس پورے پارے میں. جتنے احکامات آ رہے ہیں, مثلا جیسے آپ پڑھتے ہیں حکیم ہوں آت الزکا, یا آگے آپ پڑھیں گے اپنے سورہ نور میں بہت سے احکامات ہیں, ان سب کو الگ لکھنا ہے آپ نے. اور خود سے ہر حکم کے لیے بعد میں بھی نہیں, بعد میں جا کے خود سے پوچھنا ہے اس حکم پہ کتنا عمل ہے, بہت مکمل کسی حد تک کہ بالکل نہیں ہے, ٹھیک ہے؟ یہ آپ کا اس پورے پارے میں ہوگا. اور اس پارے کے اندر سے جو بندگی کی دعائیں ہیں اس میں سب سے پہلی دعا سورۃ مومنون کی آیت نمبر 32 ہے, جس کا خلاصہ یہی ہے کہ نبیوں کا پیغام یہی تھا کہ عبادت اللہ کی جائے. سورۃ مومنون ہی کی, سوری آیت نمبر 23 تھی پہلی آیت سورۃ مومنون کی, آیت 23 ہے. خلاصہ اس کا کیا ہے کہ اللہ ہی کی بندگی کرنی ہے, نبیوں نے اسی بات کی دعوت دی. سورۃ مومنون کی آیت 32 میں بھی یہی پیغام ہے. آیت 47 سورت مومنون میں لوگوں نے اس بات پہ حیرت کا اظہار کیا کہ کیا ہم دو لوگوں پر ایمان لے آئیں جو ہم جیسے ہیں اور ہماری قوم ان کی عبادت کرتی تھی ان کو چھوڑ دیں، یعنی وہی باپ دادا پرستی سے بچنا. سورت مومنون کی آیت 109 میں جو ہمارے لیے میسج ہے کہ انہ کان فریق من عبادی یقولون، بخشش کی دعائیں کرتا ہے، ہم نے بھی اپنے لیے مانگنی ہے. پھر سورت طور کی آیت 32 میں حکم کیا ہے کہ جو بن بیاہے لوگ ہیں ان کی شادیاں کروا دو، یہ بھی بندگی سے ریلیونٹ کام ہے، بہت سارے فتنے وہیں ختم ہو جاتے ہیں. پھر اسی طرح سورت نور کی آیت نمبر 55 میں اللہ تعالیٰ کا ایک پیغام ہے کہ اگر تم دنیا میں اللہ کے مرضی سے رہو گے، اللہ کے حکموں پہ چلو گے، تو میں تمہیں ایک ایسی دنیا بنا دوں گا کہ جس میں تم اللہ کی عبادت کرو گے اور تمہیں کسی کا خوف نہیں ہوگا. یعنی جب انسان اللہ کے رستوں میں نکلتا ہے، اللہ کی بات مانتا ہے، تو اللہ تعالیٰ بھی اس کے لیے دن بدن آسانیاں کرتے ہیں. پھر سورہ فرقان کی پہلی ہی آیت، تبارک الذی نزل الفرقان علی عبدہ لیکون للعالمین نذیرا، اس آیت میں ہمارے لیے میسج کیا ہے کہ جب بندے کو اللہ کی قدر آتی ہے، وہ بندہ بن جاتا ہے، تو وہ لوگوں کو اللہ سے جوڑنے لگتا ہے. پھر سورہ فرقان کی آیت 17 جو آخری آیت ہے اس بارے میں بندگی کے ناطے سے، کہ جس میں وَيَوْمَ يَكْشُرُهُمْ وَمَا يَعْبُدُونَ مِن دُونِ اللَّهِ، وہ جس دن ان کو جمع کرے گا اور جن کو اللہ کے سوا پوچھتے تھے، پھر ان سے پوچھے گا کیا تم ہو جنہوں نے گمراہ کیا تھا میرے بندوں کو، یا وہ تم نے ان کو گمراہ کیا تھا، یا پھر وہ خود ہی راستے سے بھٹک گئے تھے. تو اس میں ہمیں شرک کی قباحت ملتی ہے. آئیے اب سورت کو شروع کرتے ہیں. ہے تو خزانہ اس بارے میں، بس ہم اس کو ہلکا سا کھول ہی سکیں گے. اس کو پانے کے لیے تو پھر ہمیں خود بھی عمل کی کوشش کرنی ہے انشاءاللہ. بسم اللہ الرحمن الرحیم، قد افلح المؤمنون الذین هم فی صلاتهم خاشعون، یقیناً فلاح پائی ہے ایمان لانے والوں نے. کامیابیوں سے یہ پارا شروع ہو رہا ہے. کامیابی کے طریقے کھول کھول کر بتائے جاتے ہیں، اور آپ دیکھیے کہ دنیا میں لفظ کامیابی کتنا معروف ہے، سکسیسفل لائف، سکسیڈ. لیکن کامیابی کیسے ملے گی دنیا میں؟ اب کوئی کامیابی لیتے بھی ہے نا، تو اس کے چند دن کے بعد اس سے بڑی کوئی چیز سامنے آتی ہے اور پچھلی کامیابی بیکار ہو جاتی ہے. مطلب ایک وقت تھا آپ کے لیے میٹرک میں پاس ہونا کامیابی تھی، پھر آپ کو ایف ایس سی کامیابی لگی، پھر آپ کو ڈاکٹر بننا کامیابی لگی. لیکن اللہ تعالیٰ ان آیتوں میں اب جو آگے ہم پڑھنے لگے ہیں، ایک ابدی کامیابی کی بات کرتا ہے، اور وہ جنت ہے. اور جنت کے آگے چونکہ کوئی مقام ہی نہیں ہے، تو اللہ تعالیٰ کہتے ہیں کہ اگر کسی کو کامیاب ہونا ہے تو ابدی کامیابی جنت کا حصول ہے. اور دنیا کی کامیابی مل بھی جاتی ہے نا، تو تھوڑی ہی عرصے کے بعد اس میں نقص شروع ہو جاتے ہیں. چیز خرید لاتے ہیں تو بعد میں پتہ چیز ہر سامنے آنے لگتی ہے، تو انسان اپنے آپ کو محروم پاتا ہے. جبکہ جنت کو پانے کے بعد کسی قسم کا ریگریٹ نہیں ہوگا، کسی قسم کی کوئی کمی نہیں ہوگی. اللہ سے دعا کرتے ہیں کہ جو کچھ اب ہم پڑھنے لگے ہیں اس کو ہمارے لیے آسان کر دے. تو سب سے پہلی چیز کیا ہے؟ المومنون، ایمان لانا. کامیابی کا گہرا تعلق ایمان کے ساتھ ہے. جب آپ ماننے والے بنے، کیوں اس کو اوور لک کیے بغیر ہم نماز پہ بات نہیں کر سکتے، اس لیے کہ حقیقی ایمان سے انسان کے اندر ایک تبدیلی آتی ہے. مومن ایمان کے بعد وہ نہیں رہتا جو پہلے تھا. پھر نمازوں میں سنجیدگی آتی ہے، پھر سنجیدگی اس حد تک بڑھتی ہے کہ فضول مشغلات چھوڑ دیتا ہے. پھر ظاہر اور باطن میں تزکیے کی کوشش ہوتی ہے، خود اپنے آپ پہ پابندیاں لگاتا ہے انسان. آپ کہہ سکتے ہیں کہ حقیقی ایمان تبدیلی پیدا کرتا ہے. اور ایمان کیا ہے؟ دل کی وہ کیفیت کہ رب سے دل کے تار جڑے. پچھلے پارے کے آخر میں بھی آپ نے پڑھا تھا فلاح کے کامیابی کے نسخے تھے، اور اس میں کیا تھا؟ واتصموا باللہ، اللہ سے وابستگی کرو. تو ایمان وابستگی کا نام ہے. اللہ تعالیٰ کہتے ہیں اس کا عملی اظہار کے، الذین هم فی صلاتهم خاشعون، یہ لوگ اپنی نمازوں میں خشوع اختیار کرتے ہیں. سب کو پڑھ کے اکٹھا پھر ان پہ ایک ہی ساتھ بات کروں گی تاکہ ان کا ردم بھی قائم رہے. والذین هم عن اللغو موردون، یہ لوگ لغو چیزوں سے دور رہتے ہیں اور زکوٰۃ کے طریقے پر عامل رہتے ہیں. والذین هم لفروجهم حافظون، اپنی شرم گاہوں کی حفاظت کرتے ہیں سوائے اپنی بیویوں کے اور ان عورتوں کے جو ان کی ملک یمین میں ہوں. فَإِنَّهُ غَيْرُ مَلُومِينَ، پھر ان پر کوئی ملامت نہیں، لیکن فَمَنْ اِبْتَغَى وَرَاءَ ذَلِكَ فَأُولَئِكَ هُمُ الْعَادُونَ، البتہ جو اس کے علاوہ کچھ اور چاہیں وہی تو زیادتی کرنے والے ہیں، حلال چھوڑ کر حرام کی طرف جانے والے خود پر زیادتیاں کرتے ہیں، اور ایسے لوگوں کو پھر اللہ تعالیٰ اس جنت سے دور کر دے گا جس میں اس نے اپنے نیک لوگوں کو ڈالنا ہے. اگلی خوبی، وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ، اور اپنی امانتوں اور اپنے عہد و پیمان کا پاس رکھتے ہیں. وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ، بات نماز سے شروع تھی ایمان کے بعد، تو ایمان نماز پہ ختم کہ وہ اپنی نمازوں کی حفاظت کرتے ہیں. اتنا کچھ کر لو تو کیا ملے گا، اولئک هم الوارثون، یہی لوگ ہیں جو وارث ہیں، یعنی کہ جنت کو پائیں گے، ورثے میں پائیں گے، کیونکہ ورثے میں پڑی ہوئی چیز کا کوئی بوجھ نہیں ہوتا. الذین یرثون الفردوس هم فیها خالدون، یہ لوگ ہیں جو ورثے میں، میراث میں فردوس پائیں گے اور وہ اس میں ہمیشہ رہیں گے. یہ 11 آیات نبی صلی اللہ علیہ وسلم کا اخلاق تھی. حضرت عائشہ سے کسی نے ایک موقع پہ پوچھا کہ اللہ کے نبی کے اخلاق کیسے تھے، تو آپ نے کہا کیا تم نے قرآن نہیں پڑھا، آپ تو چلتے پھرتے قرآن تھے، اور آپ نے ان آیتوں کا حوالہ دیا کہ اللہ کے نبی بالکل ان آیات کے مطابق تھے. ہم سب دیکھیں تو اس میں ایک بہت ہی خوبصورت ترتیب ہے. سب سے پہلے دل بدلتا ہے، اللہ کی معرفت ہوتی ہے، دل کی کیفیت بدلتی ہے، پھر اس کا عملی اظہار نماز کے خشوع کی صورت میں. اور نماز کا خشوع کیسے ہوگا، جب ساری چیزوں سے بے نیاز ہو کر اللہ کے در میں ایسے پہنچے کہ بس اب اللہ اور میرے بیچ میں کوئی نہیں ہے. دیکھیں ایک نماز کا ظاہر ہوتا ہے، ایک باطن ہے. خشوع کا تعلق دل کے ساتھ ہے، ظاہر کا تعلق خضوع ہے. اس کے لیے انسان کو کوشش کرنی چاہیے، وقت سے پہلے نماز کے لیے نکلے، وضو اچھا کرے، اپنے لباس کو دیکھے، جگہ کا انتخاب کرے، کہاں ہوں، اپنے دل دماغ کو باقی چیزوں سے خالی کر دے. اس طرح سے وہ کام کریں گے جس سے نمازوں میں خوشی ہوگا. اور کھانا پکاتے ہوئے ایک دم چولہا بند کے جائیں، بند کر کے جائیں نماز پہ آئیں گے تو وہ نماز کا خشوع نہیں ہوگا. بازار میں اتنی رہے گی اور وہ ساری چیزیں جو شوکیسز میں دیکھی تھی وہ نہیں ہے. اس لیے انسان کو تھوڑا سا وقتی طور پہ اپنے آپ کو ریلیکس کرنا چاہیے. ایک سی ڈی ہے جنت کے وارث کے نام پر، اس میں ہم نے خوشیوں کے کافی طریقے ڈسکس کیے ہیں، اگر آپ کو موقع مل سکے تو اس کو سن لیجئے. لیکن جب دل میں خوشی آتا ہے، نماز کی حالت بدلتی ہے، تو اس کا ایک لامحالہ نتیجہ کیا کہ ان لغوی موردون. اور لغو کیا ہے؟ بیکار چیزیں، ٹائم ویسٹرز، ایسی چیزیں کہ جن سے انسان اپنے آپ کو ضائع کر دے، نہ اچھے کام نہ برے، جن کا کوئی مقصد ہی نہیں ہے، جس کے بعد انسان اپنے آپ کو پیچھے، یعنی ایسے کرتا ہے کہ جس کے بعد حقیقت میں بس لگتا ہے کہ ہم نے کچھ کیا ہی نہیں ہے. آپ دیکھیے کہ آج کے دور کا مسئلہ کیا ہے، کہ ہم لغو میں کھو گئے. زندگی کو جب ہم نے ایک فن فلیکس سمجھا، پارٹی ٹائم سمجھا، تو ہمارے بچے بھی صبح شام پوچھتے ہیں، بور ہو رہے ہیں، چھٹیوں میں کیا کریں گے، ہم کدھر جائیں گے، ہمیں کیا ہوگا. حالانکہ اگر آپ دیکھیے کہ اب آپ سوچیے کہ کوئی کمرے امتحان میں ہو اور کوئی اسے کہہ دے کہ تم بہت سٹریسڈ لگ رہے ہو، آؤ ایک مووی چلاتا ہوں اس کو دیکھو، تو وہ مووی دیکھے گا، وہاں بیٹھ کے سیل فون سے کھیلے گا، اپنا فیس بک کا پیج چیک کرے گا، واٹس ایپ کے میسج دیکھے گا. غم تو یہ پڑا ہوا ہے کہ کسی طرح اس وقت میں جو سوال ہیں وہ پورے کر لوں، تو بس پھر آپ کہہ لیجئے کہ لغ سے منہ وہی پھیرے گا جو اس دنیا کو کمرہ امتحان سمجھے گا. اور حقیقت یہ کہ جب انسان کے اندر سچا ایمان آتا ہے، تو پھر انسان کو اپنی شہوانی خواہشات کو قابو میں پانا آتا ہے. ایسے لوگ پھر وہ کام نہیں کرتے جس کا تذکرہ کیا گیا، کہ وہ پھر اپنی بیویوں کے سوا کسی عورت کی طرف اور کسی مرد کی طرف نہیں دیکھتے. پھر بیوی رہ جاتی ہے صرف وہ طریقہ جس سے وہ اپنے جذبات کو پورا کرے. پھر امانتیں اور عہدوں کی بات ہے، جس کے اندر وقت کی حفاظت، اپنے اعضاء کی حفاظت، عہدے، ویزے، ملکوں کے قوانین، پلیجز، کمٹمنٹس. یہ یہاں دیکھیے، زکوٰۃ کا لفظ زکوٰۃ میں نہیں ہے، فائلون کا لفظ. اس سے پتا چلتا ہے کہ زکات جو مال کی زکات ہے وہ نہیں مراد، اور مکی صورت تھی، ابھی تک تو زکات کا نصاب بھی نہیں آیا. اس سے مراد تزکیہ ہے. اور تزکیہ کیا ہوتا ہے؟ مسلسل عمل ہے، صرف رمضان کے مسلمان نہیں، پورے سال کے مسلمان، صرف رمضان کی نمازیں نہیں، پورے سال کی نمازیں، صرف حج اور عمرے پہ جا کر ہی اللہ کے حکموں کو نہیں ماننا، بلکہ ہر جگہ ماننا. اور اس طرح سے آپ دیکھیں گے کہ ایسے لگتا ہے کہ کامیابی کے اول اور آخر میں نماز کو جوڑ کر اللہ نے بتا دیا کہ تمہارے ایمان کی کیفیت کیا ہے. کیسے پتا چلے؟ تمہاری نمازوں سے. ہم سب اپنی نماز کو چیک کریں، دیکھیے اگر نمازیں پڑھ کے بھی سزائیں ملنی ہیں تو کیا فائدہ، کیونکہ اللہ تعالیٰ کہتے ہیں ویل للمصلین الذین هم عن صلاتهم ساخون. تو ہم سب دعا کریں اور اپنے آپ کو چیک کریں، جتنا زندگی میں لغو آتا اتنا نمازوں کا مزہ ختم ہو جاتا ہے. اور خاص طور پہ آپ دیکھیے کہ ان سب باتوں کو پڑھنے کے بعد جو شخصیت سامنے آتی ہے وہ بہت کامیاب شخصیت ہے، جس کو دیکھ کے لگتا ہے کہ دھن سوار ہے کہ ہم نے کامیاب ہونا ہے. تو کریں کیا؟ یقینی فلاح اور جنت کو پانے کے لیے نمازوں میں خشوع اور خضوع، ان کی حفاظت. حفاظت کیا ہے؟ وقت پہ پڑھنا، سوچ کی حفاظت. یہ نہیں کہ نماز میں کپڑوں سے کھیلتے رہیں اور نماز میں افطاری میں کیا بنے گا اس کو سوچتے رہ جائیں. پھر اس طرح کریں گے جس سے فائدہ ہوگا. اور اپنی آنکھوں کو پاک کریں، جتنی ناچتی پدکتی تصویریں آنکھوں میں رہتی ہیں نا اتنا نماز کے اندر خشوع ختم ہو جاتا ہے. اور آپ دیکھیں کہ جب ایک انسان اپنے آپ کو اللہ کے آگے کھڑا پائے گا تو پھر اس کے بعد یہ ہو ہی نہیں سکتا کہ اس کی زندگی میں وہ خواہش نہ آئے کہ جس خواہش کا یہاں اظہار کیا. اور وہ کیا؟ فردوس، اعلیٰ ترین مقام ہے جنت کا. حدیث میں آتا ہے کہ جب اللہ سے مانگو تو فردوس مانگو، کیونکہ اس کی چھت رحمان کا عرش ہے. تو اللہ سے دعا کرتے ہیں ہمیں جنت اور فردوس دے. عمل بھی پھر اعلیٰ ترین کرنے پڑیں گے نا. اب کیا سوال یہ پیدا ہوتا ہے، یہ 10 چیزیں کافی ہیں، بس یہ کر لیں، گناہ نہ چھوڑیں جو مرضی کریں، کیونکہ نہ اس میں حج کا ذکر ہے نہ شرک کا. تو یہاں اصل میں روٹ کاز بتا دی گئی، صحیح عمل بتایا گیا، صحیح عقیدہ اور صحیح جو عبادات ہیں اس کا ذکر کہیں اور ہے. تو بعض لوگ صرف ان آیتوں کو سامنے رکھ کر کہتے ہیں اچھا جی بس ٹھیک ہے اب یہ 4 کام کرتے ہیں، تو اس کے بعد زندگی سے یہ سب گندگیاں نکل جاتی ہیں. ایک رپورٹ تھی کہ ایک گلوسی میگزین جب کوئی لڑکی دیکھتی ہے صرف 3 منٹ، لڑکی یا عورت، تو 70% سے زائد عورتیں اس کے بعد ڈپریشن میں چلی جاتی ہیں. وہ خوبصورت عورتوں کو دیکھ کے وہ ذہنی طور پہ خود کو کمپیئر کرتی ہیں کہ یہ دبلی ہے میں موٹی کیوں، اس کو ایسا لگ رہا ہے مجھے کیوں نہیں، اس کے پاس یہ کپڑے میرے پاس کیوں نہیں ہے. تو ہم اپنے پر احسان کرتے ہیں اپنے گھروں سے ایسی تمام چیزوں کو نکال کر تاکہ اس سے ہم بھی پاک اور ہماری نظریں بھی پاک ہو. کتنی نیکیاں کی ماشاء اللہ آپ نے رمضان میں اور مزید کر رہے ہیں، لیکن اگر ایک طرف کھیتیوں فصلیں اگتی جائیں اور دوسری طرف پیچھے سے آپ اپنے گناہوں سے اس کو کاٹتے جائیں، یا عید کے دن ہی یا عید کی پارٹیوں میں کاٹ دیں، تو پھر کیا ہوگا؟ وہ کسان جو ایک پھول لگائے اور ایک اتار دے تو کبھی باغ نہیں بنے گا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں تزکیہ کے طور پر مسلسل نیکیاں کرنے والا بنا دے، اور اس طرح سے ہمارے اندر اس دین کو لگا دے کہ یہ ہمارے دل کی پکار بنے. اس کے بعد اب انسان کو اس کی تخلیق کی طرف مائل کیا جا رہا ہے کہ دیکھو تم اللہ کا ماسٹر پیس ہو، تم اس کے بارے میں غور کیا کرو کہ اللہ نے تمہیں کتنے پیار سے بنایا. اور بیچ میں کچھ کائنات میں اللہ تعالیٰ کی ایسی خوبصورت چیزوں کا تذکرہ ہم پڑھیں گے کہ جس کو ہم کھاتے بھی ہیں پیتے بھی ہیں، جس میں ایک زیتون کی بات آ رہی ہے. تو اللہ سے یہ دعا کریں گے کہ وہ ہم سب کو بہترین طریقے سے متقی بنا دے، اور ہم کمٹمنٹس نبھائیں، لوگوں کے ساتھ وعدے کریں اس کو نبھائیں، جاب کریں تو اس کے آورز کو پورا کریں، ذمہ داری لیں تو اس کو پورا کر کے نبھائیں. اور اس کے بعد فرمایا وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِنْ سُلَالَةٍ مِنْ طِينٍ، ہم نے انسان کو مٹی کے ساتھ سے بنایا، پھر اسے ایک محفوظ جگہ ٹپکی ہوئی بوند میں تبدیل کیا. ماں کا رحم، ایک قطرہ ادھر جاتا ہے اللہ اس کی کیسے حفاظت کرتا ہے. پھر اس بوند کو لوتھڑے کی شکل دی، پھر لوتھڑے کو بوٹی بنا دیا، پھر بوٹی کی ہڈیاں بنائی، اور پھر ہڈیوں پر گوشت چڑھا دیا، پھر اسے ایک دوسری ہی مخلوق بنا کر کھڑا کر دیا. کبھی بچہ دیکھے تو یقین آتا ہے یہ کس رستے سے بن کے آیا. اور کیا بچے دیکھیں تو کیا کہو، فتبارک اللہ احسن الخالقین، بہت بابرکت اللہ جو سب سے بہتر ہے بنانے والا. لیکن یہ پیاری صورتیں کب تک پیاری رہیں گی؟ کتنے دن کی زندگی؟ ثم انکم بعد ذلک لمیتون، پھر اس کے بعد تم کو ضرور مرنا ہے. ہاں لیکن پھر ثم انکم یوم القیامت تبعثون، یقیناً قیامت کے روز تم اٹھائے جاؤ گے. یہ ہے زندگی کی کہانی. مراحل کا ذکر زیادہ ڈیٹیل سے تھا، اور دنیا میں آنے کے بعد جانے کا ذکر فوراً ہی آ گیا. اور صرف تمہیں ہی نہیں بنایا بلکہ تمہارے اوپر ہم نے 7 راستے بنائے. تخلیق کے کام سے ہم کچھ ناواقف تو نہ تھے، یعنی ہمیں ہر کام خوب کرنا آتا ہے. اور آسمان سے ہم نے ٹھیک حساب کے مطابق ایک خاص مقدار میں پانی اتارا اور اس کو زمین میں ٹھہرا دیا، اور بے شک ہم جس طرح چاہیں اس کو غائب کر سکتے ہیں. پھر اس پانی کے ذریعے سے ہم نے تمہارے لیے باغات کھجور اور انگور کے پیدا کیے، تمہارے لیے ان باغوں میں بہت سے لذیذ پھل ہیں اور ان سے تم روزی حاصل کرتے ہو، اور وہ درخت بھی ہم نے پیدا کیا جس جو تور سینا سے نکلتا ہے، تیل بھی لیے ہوئے اگتا ہے اور کھانے والوں کے لیے سالم بھی ہے۔ اولیو آئل، اولیوز بہت ہی خوبصورت چیز ہے، ہمارا چونکہ کلچر نہیں ہے، ٹیسٹ نہیں ڈیویلپ ہوا ہوتا تو ہم کھاتے نہیں۔ چلے اگر آپ سادے آلو نہیں کھاتے تو آلو آئل ضرور استعمال کریں، بہت ہی خوبصورت اس کے بارے میں حدیث ہیں کہ جس میں آتا ہے کہ آلو آئل کو کھایا بھی کرو اور اس کو اپنی جلد پہ بھی لگاؤ، کیونکہ بعض دفعہ ایسی چیزیں جو ہوتی ہیں وہ انسان اس کی تاثیر نہیں سمجھتا، لیکن آج آپ دیکھیں کہ بہت ساری ایسی سکن ڈیزیزز ہیں، تو اگر ہم نیچرل آئلز اگر اس میں لگائیں گے تو اس سے فائدہ بھی ہوگا، بلکہ اب آگے آپ نوٹ کرتے جائیں گے کہ بہت ساری ایسی چیزیں دکھائی جا رہی ہیں کہ جو ہم سب کے فائدے کے لیے، ہم ان سب کو اکٹھا پڑھنے کے بعد دیکھیں گے کہ ایمان لانے کے بعد ایک انسان کو اللہ کی قدرت کی نشانیاں کس طرح دکھنے لگتی ہیں۔ اگلی نشانی، اب یہاں سے 1 2 3 کر کے آپ جمع کرتے جائیں گے تو ایک لمبی لسٹ تیار ہوگی، اینڈ پہ انشاءاللہ میں بول دوں گی، اور وہ کیا ہے، وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً نُسْقِيكُم مِّمَّا فِي بُطُونِهَا، وہ اوپر کی نشانیوں میں اگلی نشانی، حقیقت یہ کہ تمہارے لیے مویشیوں میں بھی ایک سبق ہے، ان کے پیٹوں میں جو کچھ ہے اسی میں سے ایک چیز ہم تمہیں پلاتے ہیں، اشارہ کس کی طرف ہے، دودھ کی طرف، اور تمہارے لیے ان میں سے بہت سے دوسرے فوائد بھی ہیں، اور ان کو تم کھاتے بھی ہو، اور ان کشتیوں پر تم سوار بھی کیے جاتے ہو۔ یہ ہے ایک مومن کی نگاہ میں آنے والی چیزیں، اگر آپ دیکھیں تو ایمان کے بعد سب سے پہلے تو انسان کو اپنی ذات پہ غور و فکر آتا ہے، مٹی کے ساتھ سے لے کر زندگی گزارنے کے سارے مرحلے، آسمان ہمارے اوپر ساتھ بنے، آسمان سے پانی اتارا، پانی سے کھجور اور باغ انگوروں کے باغ، پھر پھل، تور سینا سے زیتون کا درخت نکالا، مویشیوں کے پیٹ سے ذائقے، سواریاں بنا دیا کچھ جانوروں کو، کشتیاں بنا دی، اور اس کے بعد اب لوگوں کی ہدایت کے لیے اللہ تعالیٰ نے نبیوں کو بھیجا، اس کا تذکرہ، انبیاء کرام کے تذکرے، وَلَقَدْ أَرْسَلْنَا نُوحًا إِلَىٰ قَوْمِهِ فَقَالَ يَا قَوْمِ اعْبُدُوا اللَّهَ مَا لَكُم مِّنْ إِلَٰهٍ غَيْرُهُ أَفَلَا تَتَّقُونَ، ہم نے نوح کو ان کی قوم کی طرف بھیجا، انہوں نے کہا میری قوم کی بندگی کرو۔ کتنا پرانا میسج ہے یہ انسانیت کو کہ بندے بن جاؤ، اس کے سوا تمہارا کوئی اور معبود نہیں، لیکن کیا تم ڈرتے نہیں ہو؟ لوگ نہیں ڈرتے، تبھی تو یہ کہنا پڑتا ہے۔ اس کی قوم کے جن سرداروں نے ماننے سے انکار کیا وہ کہنے لگے، یہ شخص کچھ نہیں مگر ایک بشر تم جیسا، اس کی غرض یہ کہ تم پر برتری حاصل کرے۔ الزام، یہ بڑا بننا چاہتے ہیں اس لیے روب ڈالتے رہتے ہیں ہمارے اوپر، اور اصل روب ہوتا ہے غصے کی تو بات ہی نہیں ہے، یعنی بعض دفعہ لوگ اس طرح سے مس انٹرپریٹ کرتے ہیں دینداروں کو، کیسے لگتا ہے کہ بس ان کو تو ہم پہ روب ڈالنے کا شوق ہے، نبیوں کو بھی لوگ یہی کہتے تھے۔ اور ایک اگلا اعتراض، اللہ کو اگر بھیجنا ہوتا تو فرشتے بھیجتا، یعنی انسانوں کی بات، انسانوں کی کیا ضرورت تھی۔ وما سمعنا بهذا في آبائنا الأولين، اگلا اعتراض، ہم نے تو یہ باتیں کبھی اپنے باپ دادا کے وقت میں سنی نہیں تھی کہ کوئی بشر رسول بن کر آئے، کچھ نہیں بس اس آدمی کو ذرا جنون لاحق۔ اگلا الزام، میں اپنے اوپر اتنے الزام برداشت کر سکتی ہوں دین کی دعوت کے دوران؟ یہ تو جنونی ہو گئے، کچھ مدت اور دیکھ لو، شاید افاقہ ہو جائے، نعوذ باللہ۔ کہتے ہیں وہی جیسے لوگ کہتے ہیں یہ نیا نیا بھوت سوار ہوئے عورتوں پہ، چند دن میں افاقہ ہو جائے گا، یہ جوش چڑھ گیا ان کو کلاسوں کا، یہ پردے کا شوق آ گیا، یہ قرآن پڑھنے جا رہی ہے، دیکھنا چند دن میں ٹھیک ہو جائیں گی۔ یہی لوگ سوچ امید لگائے بیٹھے ہیں بہت سارے لوگ کہ آپ کب پلٹے اور وہ تالیاں بجائیں کہ دیکھا ہم نہیں گئے۔ نوح علیہ السلام نے کہا پروردگار ان لوگوں نے میری جو تکذیب کی اس پر اب تو ہی میری مدد فرما، ہم نے ان پر وحی کی۔ دیکھیے ایسے لگتا ہے فوراً جواب آ گیا، تو ہماری نگرانی میں ہے اور ہماری وحی کے مطابق کشتی تیار کرو، پھر جب ہمارا حکم آ جائے اور تندور ابل پڑے تو فصل فیھا من کل زوج اثنین، تو ہر قسم کے جانوروں میں سے ایک جوڑا لے کر اس میں سوار ہو جاؤ۔ کشتی میں ہر مخلوق کا ایک ایک جوڑا تھا، اسی سے پھر نئی دنیا بنی۔ اور اپنے اہل عیال کو بھی ساتھ لے جاؤ، اور اپنے اہل عیال کو بھی ساتھ لے جائیے سوائے ان کے جن کے خلاف پہلے سے فیصلہ ہو چکا۔ کون تھا؟ معاملے میں مجھ سے کچھ نہ کہنا، یہ غرق ہونے والے ہیں، پھر جب آپ اپنے ساتھیوں کے سمیت کشتی میں سوار ہو جائیں تو کیا کہو، بھڑکے مارو، بڑے بڑے بنو، نہیں کہہ دو کہ شکر ہے اس ذات کا جس نے میں تو برکت والی جگہ پر اتار، اور تو بہترین جگہ دینے والا ہے۔ यह आखिरी हिस्सा बड़ा खूबसूरत है, कभी भी कहीं भी उतरे, कहीं भी इंसान को दीन के लिए जाना है दुनिया के लिए, तो दुआ कर लिया करें कि रब्बी अंजिलनी मंजलन कर मुबारकन मुंजलम मुबारक अंत खैरुल मंजिलीन। इसी तरह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से वो दुआ भी साबित है, किसी बस्ती में किसी इलाके में आप जब उतरे तो वो दुआ पढ़ लें, उसमें भी यही मजमून है कि अल्लाह इस बस्ती को मेरे लिए खैर का जरिया बना। फरमाए नफी जालिकल आयात, यकीनन इस किस्से में बहुत बड़ी निशानियां हैं, वह इनको करके ही रहते हैं, यानी नबियों की आजमाइश तो तुम्हारी क्यों नहीं होगी। तो कौमे नूह ने बात ना मानी तो भटक गई, पीछे हट गई, उनको अल्लाह ने पीछे कर दिया। तो अब क्या, अब यहां देखिए अलहमद किस बात पे है, एक सवाल उठता है, ना फरमानों को छोड़ते हुए दुखी ना हो बल्कि अल्हम्दुलिल्लाह को, कितना बड़ा इम्तिहान है, अपने ही रिश्तेदार खानदान के तूफान में डूब रहे हैं और नबी को कहा जा रहा है बोलो अल्हम्दुलिल्लाह, इतना बड़ा इम्तिहान लेता है अल्लाह। आज भी आप देखिए कि अगर आप दीन पे आ रहे हैं तो इस पे आहें भरने की बजाय खुशियां मनाने की जरूरत है, क्योंकि अल्लाह ताला हम सबको उस काम के लिए चुनता है जो कि दूसरों को उसने नहीं चुना होता। फिर उसके बाद अल्लाह ताला एक दूसरे तरफ इशारा करते हैं, आयत 32, फरसलना फीहिम रसूला मिनहुम, नहीं सॉरी आयत 31, सुम मन शाना मिन बादिहिम करना ना खरीन, इनके बाद हमने एक दूसरे दौर की कौम उठाई, फिर उन्हीं में से इन्हीं की कौम का एक रसूल भेजा जिसने इनको दावत दी कि अल्लाह की बंदगी करो, तुम्हारे लिए इसके सिवा कोई और माबूद नहीं, क्या डरते नहीं हो। उनकी कौम के जिन सरदारों ने मानने से इनकार किया और आखिरत की पेशी को झुटलाया, जिनको हमने दुनिया की जिंदगी में आसूदा कर रखा था, इसको हाईलाइट करें। दुनिया की दौलत बुरी नहीं है, लेकिन ये दौलत इंसान को बुरा बना देती है, कब, जब वो कहता है कि दुनिया में जो मिला अब मुझे दूसरी तरफ भी मिलेगा। क्या कहा उन्होंने, वो कहने लगे कौन दौलतमंद, ये शख्स कुछ भी नहीं मगर एक बशर तुम ही जैसा, तुम जो कुछ खाते हो वही ये खाता है, जो कुछ तुम पीते हो वही ये पीता है। यानी ये भी एक प्रोपेगेंडा होता है कि दीनदारों को सुपर ह्यूमन पेश करो, कोई बात ना। और आज भी आप देखिए कि बात दीनदारों का रख रखाव और उनको देखकर या उनकी चाल ढाल को जरा दूसरों से आला ही समझते हैं। जैसे किसी ने कहा कि एक जगह कुछ थे तो फ्रूट उनके आगे रखा, तो उन्होंने कहा नहीं जी हम तो अब जाके जन्नत में ही खाएंगे। तो अब आम लोग बेचारे दुखी हो गए ना कि फ्रूट खाना शायद गुनाहगारों का ही काम है, तो भाई अल्लाह ने क्यों बनाया, गल जाएगा। तो ये प्यार नहीं देना, चूंकि हम नए के तुम तो फ्रूट खाते ही नहीं, चूंकि हम नए के हम अच्छे कपड़े पहनते ही कोई नहीं, ये भी आर्टिफिशियल तकवा, ये दिखावे का तकवा होता है। केले में खा लेंगे मुर्गी मसलम कपायर कहेंगे हम तो दाल ही खाते हैं। तो अल्लाह ताला कहता है कि तुम इंसान हो, नबियों का इंसान होना कोई बुरी बात नहीं होती, तो लिहाजा ऐसी सारी चीजों को सुनते वक्त इसको देखें। हकीकत है कि लोग चाहते वैसे यही हैं कि दीनदारों को बड़े खूबसूरत केजिस में रखकर उनको खूब खिदमत करें और उनको आम जिंदगी से निकाल दें। और आम जिंदगी में इनका क्या काम, तौबा करो ये तो हमारे लिए ये कुछ कर देंगे। और आप देख लीजिए दीन वाले की मौका पड़ेगा शादी पे निकाह पढ़वाना है, मौलवी साहब को ढूंढे, बच्चा पैदा हो गया तो उसके साथ उसको जनाजे के लिए बुला ले, दैट्स इट, बाकी काम कौन करेगा, वो दुनियादार करेंगे। तो दुनियावी कामों को पीछे डाल के अपने हाथों में रखने वाले दीनदारों के बारे में यही गुमान रखते हैं कि इनको वो एक बशर की तरह कबूल कर ली तो तुम तो घाटे ही में रहे। ये तुम्हें इत्तला देता है कि जब तुम मरकर मट्टी हो जाओगे और हड्डियों का पिंजर बनकर रह जाओगे उस वक्त तुम कब्रों से निकाले जाओगे, वईद नहीं बिल्कुल वईद है, सॉरी वहीद मतलब दूर, यानी इम्पॉसिबल, या वहीद कमानी क्या इम्पॉसिबल, बिल्कुल वहीद अगर बस रही दुनिया की जिंदगी। इसको क्या कहते हैं, बाबर वैश को लोगों की यही ख्वाहिश होती है कि इस दुनिया की जिंदगी को सब कुछ करके पेश करो, फिक्र करो, हाँ भाई पढ़ना तो है ना, खाना तो है ना। तो यही कहते हैं देखो तुम्हारी बातें मान के तुम सिर्फ दीन के हो गए, ये नहीं पता जो सिर्फ दीन का हो जाता है दुनिया सारी उसकी हो जाती है। यही हमको मरना और जीना है। और हम औरत आई तो वो अपने बच्चों की मौत का ख्वाहिश की अफसोस कर रही थी कि मेरा एक बेटा 300 साल का होके फौत हो गया, दूसरा बेटा 200 साल का होके फौत हुआ। तो उन्होंने कहा कि अम्मा तुम खुशकिस्मत हो, हमारे पास तो एक ऐसी उम्मत आने वाली है कि जिनकी शान तो बहुत है लेकिन उनकी उम्रें बड़ी छोटी होंगी। तो सम्मा ने क्या कहा, कि अच्छा फिर तो वो मट्टी के घरों में रहेंगे, 60-70 साल के लिए कौन घर बनाए। अब इस जुमले को सुनिए, यही हमको मरना और जीना है, और हम हरगिज उठाए जाने वाले नहीं। क्या आज हमें ये लगता है कि सिर्फ इधर ही मरना जीना है? सामान 100 बरस का पल की खबर नहीं। गौर करें नबियों पे, ये शख्स अल्लाह के नाम पर महज झूठ घड़ रहा है और हम कभी इसकी बात मानने वाले नहीं। देखिए ये सारे जुमले क्या है, शक पैदा कर रहे हैं, ईमान पे हमले किए जा रहे हैं। ये इनकी विजुअल थिंकिंग थी कि काश ऐसा हो कि अल्लाह ना नबियों की और दीनदारों की मदद करे और ना क्यामत आए और ना कुछ हो। अब इतनी कड़वी कुसैली बातें सुन के रसूल बोले, रसूल ने कहा, परवरदिगार इन लोगों ने जो मेरी तकजीब की है इस पर अब तू ही मेरी नुसरत फरमा, जब आप मेरे शाह दुआ करीब है वो वक्त जब कि अपने किए पर पछताएंगे। किए पे पछताता बंदा मौत के वक्त, आखिर इंसान मौत के वक्त पछताता है कि मैंने अपनी जिंदगी को क्या समझा था और वो क्या बनी। आखिरकार ठीक ठीक हक के मुताबिक एक हंगामे अजीम ने इनको आ लिया और हमने इनको कचरा बनाकर फेंक दिया। दूर हो जालिम कौम, दुनिया का तुझे इंजाम है, डाइनिंग टेबल पे खाए बगैर छिलके उसके काले पड़ जाएंगे, और खा लिया तो उसके छिलकों को जरा बिन में 2 दिन रखिए, फिर देखिए जो मक्खियां और भिन भिन होगी। इस तरह वो लोग जो इस कायनात का मकसद नहीं समझते ना, अल्लाह कहता है मैं उनको दुनिया से यूं फेंक देता हूँ, कचरा बिल्कुल खत्म। आप देखिए कि लोग अल्लाह के कलाम पढ़ने वालों को मुल्ला कहते हैं और दुनियादार जो होते हैं उनके लिए उनके पास बहुत बड़े बड़े नाम है। अल्लाह ताला कहते हैं कि इस दुनिया में आकर जो अल्लाह के कामों को नहीं लेके चलता, अल्लाह के प्लान में रंग नहीं भरता, फिर उसका इंजाम आखिर में डस्टबिन है। तो लिख लीजिए जहन्नम क्या है, एक बहुत बड़ा ट्रश के डस्टबिन जिसमें लोगों को फेंक लिया जाएगा। अल्लाह ताला से दुआ है कि हमारी आंखें खोल दे। फिर हमने इनके बाद दूसरी कौमें उठाई, कोई कौम न अपने वक्त से पहले खत्म हुई और ना इसके बाद ठहर सकी। फिर हमने पैर दर पे अपने रसूल भेजे, जिस कौम के पास भी इसका रसूल आया उसने उसको झुटला दिया। ये आदत है लोगों की हक को झुटलाना, और हम एक के बाद एक कौम को हलाक करते चले गए। हद फिटकार इन लोगों पर जो ईमान नहीं लाते। ये कमेंट्स है पिछली कौमों पे, जिनके लिए हो सकता है अगर इनके कोई बाकी बची हो चीजें तो लोगों ने म्यूजियम्स में रखे हों, कल्चर के नाम पे उनको पेश करें। लेकिन अल्लाह ताला कहते हैं कि जिनको हक की बात सुनने का शौक नहीं था अल्लाह ने उनको बेवजन कर दिया, और होते होते इंसानियत हजरत मूसा के दौर पे पहुंच गई। फिर हमने मूसा और इनके भाई हारून को अपनी निशानी और खुली सनद के साथ फिरौन और उसके सरदारों की तरफ भेजा, मगर उन्होंने तकब्बुर किया और बड़ी बड़ी बात बड़ी दू सॉरी उन्होंने तकब्बुर किया, वकान कौमन आलीन और वो खुद को बहुत बड़ा समझने वाले लोग थे, कहने लगे क्या हम अपने ही जैसे 2 आदमियों पर ही मान ले आए। यही नहीं समझ आता लोगों को, और आदमी भी वो जिनकी कौम हमारी बंदी है, यानी हमारे ड्राइवर का बेटा अब हमें तबलीग कर रहा है तो मानने लग जाए, ये मतलब है। बस उन्होंने दोनों को झुटला दिया और हलाक होने वालों में जा मिले, और मूसा को हमने किताब अता फरमाई ताकि लोग इससे रहनुमाई हासिल करें। किताबों से हिदायत लेनी होती है, लेकिन लोग जब किताब नहीं सुनते तो अल्लाह ताला उनको बिल्कुल दुनिया से निकाल देता है। आप देखिए जिस सोसाइटी में इलीट्स हिदायत पे आ जाते हैं ना, तो दीन लोगों की नजरों में ऊपर उठता है। आपने देखा होगा कि जो चीज एडवर्टाइजिंग कंपनीज किसी हीरो के हाथ में या उसके जिस्म पे दिखा देती हैं, लोग उसको खरीदने चल पड़ते हैं। दीन के साथ भी यही है, जब दीन आम तबके तक रहता है ना तो लोग कहते हैं दीन हल्का ही होगा जो सबने खरीदा हुआ है, सस्ता ही है, ये डॉलर स्टोर का माल है। लेकिन 4, 6, 10 बड़े लोग जो मुआशरे में लीड हैं, और अगर अल्लाह ने आपको किसी जगह मुकाम दिया तो आप इस दीन को उठा के पहने, अपने सर से पांव तक दीन को लाएं, आप देखेंगे एकदम दीन की कीमत बढ़ जाएगी। आज अगर एलिजाबेथ टेलर जो है वो समझे कि स्कार्फ पहनने लग जाए ना तो स्कार्फ के और हिजाब की कीमतें बढ़ने लग जाए, और अगर आज ओबामा की बीवी निकाब करने लगे तो निकाब दुनिया में नायाब हो जाए। तो 4-6 लोग उठे जरा कि जो इस दीन को उसका मुकाम दिलाए। हमारे जैसों को देख के तो लोग बातें करेंगे, लेकिन जिनको अल्लाह रोल मॉडल बनाते हैं हर एक दोस्तों में फैमिली में بس آپ ان کا ٹھیکہ لے لیں کہ اللہ چلو آج سے پھر میں ان تک بات پہنچانے کی کوشش کرتی ہوں. پھر اس کے بعد ابن مریم اور ان کی ماں کو ہم نے ایک نشانی بنایا اور ان کو ایک بلند سطح پر رکھا جو اطمینان کی جگہ پر تھی, اور چشمے اس میں جاری تھے, بیت لحم کی طرف اشارہ جہاں سے عیسیٰ پیدا ہوئے. کرو کیا, یا ایھا الرسل کلوا من الطیبات واعملوا صالحا, اے پیغمبرو کھاؤ پاکیزہ چیزیں اور عمل کرو صالح, جو کچھ تم کرتے ہو میں اس کو خوب جانتا ہوں. وَإِنَّ هَٰذِهِ أُمَّتُكُمْ أُمَّةً وَاحِدَةً, اور تمہاری امت ایک ہی امت ہے اور میں تمہارا رب ہوں, بس مجھے سے ڈرو, لوگوں کا ڈر دل سے نکال دو. یہ تو تھا نبیوں کے دور تک پیغام, لیکن بعد میں کیا ہوا؟ مگر بعد میں لوگوں نے اپنے دین کو آپس میں ٹکڑے ٹکڑے کر لیا, اور ہر گروہ کے بعد جو کچھ ہے وہ اسی میں مگن ہے. سچ ہے کہ نہیں؟ جس کو دین کا جو ورژن اچھا لگا, دین کا جو حکم اچھا لگا, اس کو پورا دین بنا کے باقی سب پیچھے کر دیا. اچھا تو چھوڑو انہیں, یعنی ذرا ان کو پیچھے کرو, ڈوبے رہیں غمرتہم اپنی غفلتوں میں, کب تک؟ حتی ہین, ایک وقت خاص تک. اب اللہ کا ان کے اوپر تبصرہ دیکھیے, یحسبون انما نمدہم من مال وبنین, کیا یہ سمجھتے ہیں کہ ہم جو مال اور اولاد سے مدد بھلائیاں دینے میں سرگرم ہیں؟ یعنی جو مال اور اولاد ہے کہ اللہ کا ان پہ فضل ہے؟ کبھی اپنے گھروں کے پر لکھا ہو دیکھا ہوگا, اب تو کوئی نہیں لکھتے خاص زمین فضل ربی, پہلے لکھتے تھے, اب تو ڈر لگتا ہے پتہ نہ چل جائے یہ مسلمان کا گھر ہے. جی اللہ کہتے تم سوچتے ہو یہ نافرمانی سے لی ہوئی چیز اللہ کا فضل ہے, یہ کیوں نہیں لکھتے حاض آزمائش ربی حاض بلا ربی؟ تو اللہ کہتے ہیں یہ مال اور اولاد جو دن بہ دن تمہارا بڑھ رہا ہے, کیا یہ سوچتے ہو کہ اللہ تمہیں خیر دے رہا ہے؟ نہیں, اصل معاملے کا انہیں شعور نہیں. دیکھیے آپ نے ریشم کے کیڑے کے بارے میں سنا ہوگا, اس کے منہ سے ایک لعاب نکلتا ہے, پتلا سا ہوتا ہے, وہ پھر اس کو اپنے ارد گرد یوں بھیجتا ہے ایک سر پہ, جو ہی وہ دائرہ ہوتا ہے وہ سخت ہو جاتا ہے, اس طرح اپنے منہ سے لعاب بنتا ہے. یہ اس کا وہ ریشم ہے جو بعد میں پھر ہم کپڑوں کی صورت میں پہنتے, وہ اپنے ارد گرد جال بنتا رہتا ہے, ایک بال سی بن جاتی ہے اس کے ارد گرد, اور ایک دن آتا ہے کہ اس جال کے اندر, اس بال کے اندر آخری تار لگتا ہے, اور اس کے بعد آکسیجن اندر جانا رکتی ہے, اور وہی چھوٹا سا بال ریشم کے کیڑے کا کی قبر بن جاتا ہے. اب اس آیت کو سنیے کہ جو مال اور اولاد ان کو دی جا رہی ہے, کہ یہ سوچتے ہیں کہ ہم ان کو خیر دے رہے ہیں؟ نہیں, اصل معاملے کا انہیں شعور نہیں ہے. کیا کریں پھر, پریشان ہو گئے ہم تو, قرآن پڑھ پڑھ کے ایسے لگتا ہے پتہ نہیں کیا ہے, جو دیا اللہ نے وہ بھی ٹھیک نہیں ہے, جو نہیں ہے کیا کریں. تو اللہ کہتا نہیں, مال بہت اچھی پیاری چیز ہے, مال تو پر ہے, مال تو چپو ہے جس کے ساتھ آخرت کی کشتی چلے گی. کرو کیا اس مال اور دولت اور اولاد کو لے کر, نساری لہم فی الخیرات, نیکیوں میں بڑھو. کون لوگ ہیں وہ؟ ان الذین, وہ لوگ کون جن کو اللہ نے مال دیا اور وہ اس مال کا فائدہ اٹھاتے ہیں, وہ کون ہے؟ ان الذین, وہ لوگ جو من خشیت ربہم مشفقون, وہ اپنے رب کی خشیت سے ڈر رہے ہوتے ہیں. جن کا حال کیا ہے کہ بھلائیوں کی طرف دوڑنے والے اور اپنے رب کی طرف سے خوف رکھنے والے ہیں. والذین ہم بآیات ربہم یؤمنون, در حقیقت وہ لوگ ہیں جو اپنے رب کے خوف سے ڈرتے رہتے ہیں, جو اپنے رب کی آیات پر ایمان لاتے ہیں, اور جو اپنے رب کے ساتھ کسی کو شریک نہیں کرتے. حضرت عائشہ نے پوچھا تھا اس آیت پہ کہ اللہ کے نبی, کیا اس سے مراد چور اور ڈاکو ہیں, زانی ہیں, یعنی گناہ کرتے ہیں تو پھر اللہ سے ڈرتے ہیں؟ کہا نہیں صدیق کی بیٹی, یہ معاملہ نہیں ہے, اس سے مراد راتوں کو تہجدیں پڑھنے والے, اللہ کے حکموں کو ماننے والے, نیکیوں میں بھاگنے والے ہیں, پھر ڈرتے ہیں اس بات پہ کہ قبول ہو رہا ہے کہ نہیں ہو رہا. یہ اصل مسئلہ میرا اور آپ کا, کبھی اپنی نیکیوں کا غرور نہ کریں. آپ دیکھیے کہ نیکیوں کا مان بندے کو متکبر بنا دیتا ہے. ذہن میں ذرا لائیے کسی دوڑ کو, ریس ہوتی ہے نا, کیسی ہوتی ہے؟ کوئی بھی ریس ہوتی ہے نا, تو اس کے اندر جانے سے پہلے لوگوں کی ٹریننگ ہوتی ہے, اس کو بگاتے ہیں. اب یہ ساری آیتیں سنتے وقت ذرا سوچئے کہ کیا میں نیکیوں کی دوڑ میں ہوں یا گناہوں کی؟ کبھی بھی کسی نے ایسی ریس نہیں جیتی, اس کے پیچھے وزن کم کرنا, کپڑوں کو ہلکا رکھنا, اپنے لیڈر کو فالو کرنا ہوتا ہے. اولمپک میں حصہ لینے والے اتنی ہدایت لیتے ہیں اپنے کوچ سے, پھر چلتے ہیں. کیوں؟ क्योंकि उनको पता होता है कि हम पे पाबंदियां लगेंगी। तो एक छोटी सी रेस, एक कंपटीशन को जीतने वाला इतनी पाबंदियां खुद पे लगाए। कई आपने लोगों के इंटरव्यूज पढ़े होंगे कि वो ये नहीं खाती कि मोटी ना हो जाए, जैसे गुलूकार है अदाकार है, पानी नहीं ठंडा पीते ताकि हमारी आवाज ठीक हो, सुबह उठ के रियाज करते हैं, कितने सुर तापते हैं, कितनी फिल्मी अदाकार हैं जो खाती नहीं पीती नहीं कि हम पतले रहे, मशीनों में जा जाके कटवाती हैं, उनको क्या मिलना है। लेकिन हम जिन जरा खुद से इस पे एक सवाल तो लिखिए कि मेरा नेकियों की तरफ भागना किस स्पीड से है। देखिए, एक होता है नेकी की तरफ भागना और एक होता है नेकियों से भागना। तो अपने आप को पूछते हैं कि हम किधर है। स्पीड होती है ना 60, 70, 80, इस तरह सोचिएगा। अब दोबारा सुने इसको, ये वो लोग हैं, वल्लजीना, वो लोग कौन, यूतूना मा तौ व कुलूबुहुम वजिलतुन अन्नहुम इला रब्बिहिम राजिऊन। ये वो लोग हैं कि देते हैं जो कुछ भी देते हैं और दिल इनका इस ख्याल और दिल इनके इस ख्याल से कांपते रहते हैं कि हमें अपने रब की तरफ पलटना है। ये असल बात, रब की तरफ पलटने का एहसास इंसान को भगाता है, दौड़ाता है, दौड़ाता है। और यही लोग हैं जो लाइका युसारिऊन फिल खैरात वहुम लहा साबिकून। ये लोग नेकियों में एक दूसरे से मुकाबला करते हैं और फिर भागते जाते हैं, भागते जाते हैं, हर वक्त तड़प में होता है कि ये नेकी मैं ही ना ले लूं, ये मेरे हिस्से की नेकी कोई क्यों ले, चलो ये भी मैं ही कर लेती हूँ, चलो इसको भी मैं करती हूँ। एडमिन की नीयत बदल गई, हाय मेरा काम किसी ने ले लिया, मैं आती थी यहाँ काम होता था, अब तो कोई और कर रहा है। नहीं, वो फौरन अपना काम छोड़ के चलते हैं। यानी सिस्टम को मानने वाले असल में नेकियां करते हैं। फरमाया वला युनकल्लिफु नफ्सन इल्ला वुसअहा। और हमारे पास एक किताब, सॉरी, हम किसी शख्स को उसकी कुदरत से ज्यादा तकलीफ नहीं देते। हमारे पास एक किताब है जो हर एक का हाल ठीक ठीक बताने वाली है। सोचिए, नामे अमाल। और लोगों पर जुल्म बहर हाल ना किया जाएगा, लेकिन लोगों का हाल क्या, बल कुलूबुहुम फी गमरतिन, अल्लाहु अकबर, मगर इनके दिल तो इस मामले से बेखबर है। गमरा का मानी पता करते, डुबकियां, डूबे हुए दिल तो कहीं और पड़े हुए इनके। और इनके अमाल भी उस तरीके से जिसका ऊपर जिक्र किया गया मुख्तलिफ है, यानी अच्छे नहीं है। वो अपने ये करतूत किए चले जाएंगे यहाँ तक जब हम इनके अय्याश लोगों को अजाब में पकड़ लेंगे, तो फिर वो डकारना शुरू कर देंगे। सारी जिंदगी मौज मस्ती, प्ले बॉय, जिंदगी भर खैर, और बस सारा वक्त नफ्स को पूजा। अब सोचिए मौत के वक्त क्या कर रहे हैं, कहा क्या जाएगा। ये जरा तड़प उनकी उनकी ये डांट नोट कीजिए कि जब वो पकड़े जाएंगे कहा जाएगा, ला तजरुल यौम इन्नकुम मिन्ना ला तुनसरून। अब बंद करो अपनी फरियादों को, हमारी तरफ से अब कोई मदद तुम्हें मिलने वाली नहीं। मेरी आयत सुनाई जाती थी तो तुम रसूल की आवाज सुनते ही उल्टे पांव भाग जाते थे। क्यों मुस्तकबिरी नबी सामिरन तहजुरून, अपने को बालों में उस पर बातें छांटते और बेकार बातें करते थे। कितनी बड़ी हकीकत है। आज किताब से रोकने लिखा यही चीजें नहीं है, या तो तकबर है या ये महफिलें। चौपालें नहीं थी तो आज के ड्राइंग रूम्स हैं और टीवी लॉन्जेस हैं और बैठ बैठ कैसी बातें कर रहे होते हैं। बहुत सारे लोगों को फिक्शन आज कुरान पे नहीं आने दे रहा, तो क्या जरूरत है। अनिल लग भी मोरदोन, एराद करेंगे लग से तो जिंदगी आसान होगी। तो क्या इन लोगों ने कभी इस कलाम पर गौर नहीं किया, या आप सबको कहा जा रहा है, सिर्फ सुन रहे हैं या गौर भी कर रहे हैं, या कोई ऐसी बात लाया जो कभी इनके बड़ों के पास ना आई थी, या ये अपने रसूल से कभी वाकिफ ना थे कि अनजाना आदमी होने के बायस नहीं पहचान रहे। यानी कोई तो रीजन बताओ कि इसकी बात क्यों नहीं सुनते। फहम लहू मुनकिरून, ये इससे भिदकते हैं। यानी अल्लाह को गुस्सा आ रहा है कि ये इस नबी की इतनी प्यारी बातों से क्यों भिदकते हैं, इनको इतराज किया इसके ऊपर। अम यकूलून बिही जिन्ना, या ये इस बात के कायल है कि ये मजनून है। नहीं, असल मसला पता क्या लोगों का, बल जा हम बिल हक। इसको हाईलाइट करें, इस सूरत के एंड पे आप देखें, अब हक की बातें नहीं, असल मसला ये कि बल्कि वो हक लाया है। लोगों को हक बुरा लगता है, रसूल किसको बुरे लगते हैं, वो तो इतने पोलाइट होते हैं। आज भी देखिए आमतौर पे दीनदारों के खिलाफ बुरे तो नहीं होते, दीनदार बड़े सॉफ्ट होते हैं, नरम होते हैं, अच्छी बातें करते हैं, मजा भी आता है। लोगों को दीनदार नहीं बुरे लगते, वो हक बुरा लगता है जो उनकी जुबान से, जो अनकॉम्प्रोमाइजिंग लगता है। तो फरमाया अक्सरियत को तो हक पसंद ही नहीं है। हाँ, किसको कबूल कर लेंगे? हाईलाइट कीजिए, बहुत सारे लोग कुरान पढ़ने आ जाएंगे, दीन सीखे आएंगे, शर्त एक ही है कि हक इनकी बात मान ले। तो फरमाया अगर हक इनकी ख्वाहिशों के पीछे चल तो जमीन और आसमान और इनकी सारी आबादी का निजाम दरहम बरहम हो जाता। फिक्र से मुंह मोड़ रहे, हक से चुपलश इनको। आप देखिए कि हक क्या है, मोमिन की मिराज। जो बंदा हक को अपनी दौलत समझता है, फिर पेश करें तो उसको ले लेता है ना। मैं आपको मिसाल देती हूँ कि आप में से किसी के कान का बुंदा कहीं बाहर गिर गया, कोई दूसरी सिस्टर के हाथ में आ गया, और वो आके कहती है कि आप में से ये किसी का बुंदा है। मेरे और आपके लिए तो वो कॉल ऐसे ही है कि सुने ना सुनी, लेकिन जिसका होगा वो एकदम उसको देख के पहचानेंगी। किसी का बच्चा कहीं खो जाए और बाद में उस बच्चे को उठा के लाए, ये बच्चा किसका है, क्या माँ उस बच्चे को नहीं पहचानेंगी? तो एक बुंदे को आप पहचान लें, बच्चे को पहचान लें, हक को क्यों नहीं पहचानते? क्योंकि अपना नहीं समझते। इसी का अल्लाह ने जिक्र किया कि जो लोग हक को अपना समझते हैं उनको तो किसी की जुबान से नहीं मिले, कहीं से मिले, किसी नाम, किसी मसलक, किसी गिरोह, किसी जमात से मिले, वो ये नहीं कहते कि ये बच्चा मैं नहीं ले रही क्योंकि जो आदमी इसको लेके आया वो मेरे खानदान का शख्स नहीं है, ये जो पुलिसमैन लेके आया ये मुसलमान नहीं, इसलिए मुझे ये नहीं चाहिए। तो असल बात यह है कि हम हक को अपना नहीं समझते। जब इंसान की जिंदगी में हक पैशन बन जाए, क्रेजी हो जाए, जुनूनी हो जाए, तो फिर हकीकत में उसको किसी के हाथ में भी ये मिले उसको छीन के लेता, कहता हाँ ये मेरी कोई भी चीज है। फरमाया तसलुम खर्जन फखराज और रब्बी का खैर, क्या आप इनसे कुछ मांग रहे हैं, यानी इस काम पे आपने इनसे कुछ लेना? तेरे लिए तेरे रब का दिया ही बेहतर है और वो बेहतरीन रासिक है, तू तो इनको सीधे रास्ते की तरफ बुला रहा है, मगर जो लोग आखरत को मानते ही नहीं। सोचिए वो कौन है, वो राह रास से मुड़ने वाले हैं, उनको नहीं पसंद, वो कहते हैं ना सुनो ना अमल करो। हाँ, उनका डिप्रेशन होता है, फिर ऐसे ही ना माना तो क्या होगा, बोले बोले रहो अल्लाह माफ कर देगा, तुम सुनो पहुंचो फिर तुम्हारी पकड़ होगी। कई लोग सोच रहे हैं कि सबसे ज्यादा पकड़ आपकी होनी है, आपको पता, क्योंकि आप सुन रही हैं, और हम बड़े अकलमंद है कि हमने सुनने का फैसला नहीं किया तो हम कामयाब है। कहा अच्छा ठीक है, जब दुनिया में चोटें पड़ेंगी ना फिर देखना। अगली आयतों को पढ़िए, वलो रहम ना हम, और अगर हम इन पर रहम करें, किसी किस्म का रहम सोचिए, और वो तकलीफ जिसमें आजकल ये मुब्तला हैं दूर कर दें, तो ये तो अपनी सरकशी में बिल्कुल ही बहक जाएंगे। यानी तकलीफों में जो थोड़ा सा अल्लाह के साथ ताल्लुक जुड़ा था ये सब खत्म हो जाएगा, ये फिर दुनिया में भाग दौड़ करके उधर ही भाग जाएंगे जिधर से आए थे। इनका हाल तो ये है कि हमने इन्हें तकलीफ में मुब्तला किया। कोई अपनी तकलीफ सोचिए जो जिंदगी में कभी आई हो, फिर भी अपने रब के आगे न झुके। सच है ना, ये किताब जैसे झुकाती है बीमारियां भी नहीं झुकाती। मैं देख के कई लोग कई कई साल के बीमार है फिर भी नमाजी नहीं है, बिस्तर पेड़ियां रगड़ रहे लेकिन घर वाले कहते हैं नमाज नहीं पढ़ते। तो ये हक की शान है कि ये बंदे को तोड़ता है, और हक मिल जाए तो फिर तो बीमारियां, तकलीफें, हर चीज बंदे को फायदा देती हैं। का ना तो ये ना तो रब के आगे झुके और ना आज इख्तियार करते हैं। अलबत्ता जब नौबत जहां तक पहुंच जाएगी कि हम इन पर सख्त अजाब का दरवाजा खोल देंगे, तो यकायक तुम देखोगे इस हालत में कि यार खैर से मायूस है, फिर चीखते हैं हमारा कसूर कि हमने किया क्या, पता नहीं अल्लाह ने ये दुख हमें क्यों दिया। तो अब अल्लाह ताला मुझे और आपको कुछ निशानियों पर गौर करने की दावत देते हैं। बहुअल्लज़ी अंशअलकुम अस्समअ वल अब्सारा वल अफ़्फ़िदा क़लीलम मा तशकुरून, वो अल्लाह ही तो है जिसने तुम्हें सुनने और देखने की कुव्वतें दी और सोचने को दिल दिए। हाईलाइट करें इनको और खुद से पूछें कि मैं अपनी इन नेमतों से क्या फायदे ले रही हूँ, मगर तुम लोग कम ही शुक्र गुजार होते हो, ठीक इस्तेमाल नहीं करते इन कानों का और इन आंखों का। वही है जिसने तुम्हें जमीन में फैलाया और उसी की तरफ तुम समेटे जाओगे, वही जिंदगी बख्शता है और वही मौत देता है, गर्दिशें लैलो नहार इसी के कब्जे कुदरत में है, क्या तुम्हारी समझ में ये बात नहीं आती? डांट नहीं लग रही? मगर ये लोग वही कुछ कहते हैं जिनसे पहले लोग कह चुके। क्या कहा पहलो ने, खालू ऐजा मितना वकुन्ना तुराबं वैजा मना इन्ना लमबूसून, ये कहते हैं क्या जब हम मरकर मट्टी हो जाएंगे और हड्डियों का पिंजर बनकर रह जाएंगे तो हमको फिर जिंदा करके उठाया जाएगा? हमने भी ये वादे बहुत सुने हैं और हमसे पहले हमारे बाप दादा भी सुनते रहे, ये महज अफसाना हाय पारीना, कहते ये ओल्ड डेटेड है, ये क्या पुरानी किताबें पढ़ रहे हो 2014 में, कुरान पढ़ रहे हो जो 1500 साल पहले नाजिल हुआ तकरीबन, नहीं पाते पढ़ो। और वही बात है कि फिल्में ड्रामे देख के रोते हैं लेकिन कुरान के अहकाम को सुन के नहीं रोते। इस तरह से लोग इस हक का मजाक उड़ाते हैं। क्या जवाब दो इनको? कुलमम भी यदि ही मलकूत, इनसे कहो बताओ अगर तुम जानते हो कि ये जमीन और आसमान, ये जमीन और इसकी सारी आबादी किसकी है, ये जरूर कहेंगे कि अल्लाह की। कहो फिर तुम होश में क्यों नहीं आते? इनसे पूछो सातों आसमान और अर्श अजीम का मालिक कौन है, ये जरूर कहेंगे अल्लाह। यानी सब पता है, रबूबियत को मानते हैं अलूहियत को नहीं मानते, सबका बड़ा मसला यही होता है। कहो फिर तुम उसे डरते क्यों नहीं? इनसे पूछो बताओ अगर तुम जानते हो कि हर चीज पर इक्तदार किसका है और कौन है जो बना देता है और इसके मुकाबले में कोई बना नहीं दे सकते। आप भी खुद से ये सवाल पूछते जाए, ये जरूर कहेंगे कि ये बात तो अल्लाह ही के लिए है। कहो फिर कहां से तुमको धोखा लगता है ना? मानते बूझते रब को नहीं मानते। सबको पता है जब बीमार होते हैं तो सेहत अल्लाह के हुक्म से मिलती है, मौत का वक्त आता है तो मौत आ जाती, कोई नहीं सेहत दे सकता उस वक्त, तो फिर भी अल्लाह से हम कितना कटते हैं। जो हमरे हक यही है जो हम इनके सामने ले आए, और कोई शक नहीं कि ये लोग झूठे हैं। हकीकत है कि अल्लाह ने किसी को अपनी औलाद नहीं बनाया और कोई दूसरा खुदा उसके साथ नहीं। अगर ऐसा होता तो हर खुदा अपनी मखलूक को लेकर अलग हो जाता, फिर वो एक दूसरे पर चढ़ दौड़ते। पाक है अल्लाह इन सब बातों से जो ये बनाते हैं, और के वो आलिमुल गैबि वश्शहादा, जाहिर और छुपे का जानने वाला, और वो बाला और बरतर इस शिर्क से जो लोग तजवीज कर रहे हैं। अब आखिरी रुकू में आप देखेंगे ये वही रुकू है जिसपे हमने इस साल के वेलकम रमजान का लेक्चर लिया था कि अगर ये मेरी जिंदगी का आखिरी रमजान हो। रब्बी फला तजलनी फिल कौमि ज़ालिमीन, ए नबी दुआ कीजिए कि परवरदिगार जिस अजाब की इनको धमकी दी जा रही है वो अगर मेरी मौजूदगी में तू लाए तो ए मेरे रब मुझे इन जालिम लोगों में शामिल ना कीजियो। और हकीकत यह है कि हम तुम्हारी आंखों के सामने ही वो चीज ले आने की पूरी कुदरत रखते हैं जिसकी धमकी हम इन्हें दे रहे हैं। यानी ये आपके साथ इतनी जो चूचा कर रहे हैं, हम एक लम्हे में इनको पकड़े लेकिन सिर्फ मोहलत की वजह से ऐसा नहीं कर रहे। आप क्या करें? यदि मुखालफतें दीन के रास्ते की तो आप क्या करें? इत्फा बिल्लती ही अहसन सय्या, खूबसूरत रूल है, गोल्डन वर्ड्स में लिखने वाली चीज है कि बुराई को इस तरीके से दफा करो जो बेहतरीन हो। बुराई को बुराई से नहीं कभी हम मिटा सकते, बुराई अच्छे से मिटेगी। आप देखिए कि आपका ये टेबल है ना, मिसाल है कि ये सफेद टेबल है और इसके ऊपर एक स्टेन लग गया इनका। अब मैं इसको साफ कपड़े से साफ करूंगी ना तो उतर जाएगा, और मैं एक गंदा कपड़ा जिसमें सालन भी लगा हुआ और ऑयल भी लगा उससे आके इस दाग को उतारूंगी तो क्या होगा? वो पिछला तो क्या उतरना, उसकी गंदगी इधर आ जाएगी। तो ये है किल विद काइंडनेस। हम कहते हैं जो बुरा करता है तुम और बुरे बन के दिखाओ, तो बुराई तो कभी खत्म नहीं होगी। जो कुछ बातें वो तुम पर बनाते हैं वो हमें खूब मालूम है। यहां बैठ के कहे अल्लाह जिसने मेरे खिलाफ जो बात की मैंने उसको तेरे पे डाल दिया, मैंने माफ किया तू उनको माफ कर दे। ये मुश्किल है जुमला। पहला अच्छा लगा था आपको कि अल्लाह तू बदले ले उनसे, नहीं ले नहीं ले। दुआ करो कि परवरदिगार मैं शैतान की उकसाहटों से तेरी पनाह मांगता हूँ। ये सारी उकसाहट की है जिनको दीन के रास्तों में लोग सताएं और उन पे बातें करें, तो काउज़ुबिल्ला पड़ा करो। बल्कि मेरे रब मैं तो इससे भी तेरी पनाह मांगता हूँ कि वो मेरे पास आए। ये लोग अपनी करनी से पास ना आएंगे यहाँ तक कि जब इनमें से किसी की को मौत आ जाएगी तो कहना शुरू कर देगा। इमेजिन करें एक फाजिर शख्स दुनिया से जा रहा है और हम अपने ऊपर ही ले लेते हैं हमसे ज्यादा गुनाह किसने किए होंगे। मौत के फरिश्ते को देख के क्या कहता है इंसान, ए मेरे रब मुझे इसी दुनिया में वापस भेज दीजिए जिसे मैं छोड़ आया हूँ, उम्मीद है कि अब मैं नेक अमल करूंगा। खुद से पूछे क्या मौत के फरिश्ते को देख के ये करना चाहता हूँ, तो कुरान को और दीन को और उस्ताद को देख के हम ये बात क्यों नहीं कहते? हरगिज नहीं, बस एक बात है जो ये बोल रहा है यानी जो कह रहे ये करेगा नहीं। वह मिम बरज़ुन, और इन सब मरने वालों के पीछे एक बरज़ खायल है दूसरी जिंदगी के दिन तक, खत्म। ये सिर्फ बातें करते, कई दफा बीमारियों से ठीक हुआ है फिर वही करने लग जाता है जो पहले करता था। तो इसको अगर मौत से भी वापस ला जाए, वापस ले आ जाए, ये फिर वही कुछ करेगा, अब तो आगे जाना है। फैजा नफिखा फिस्सूरी फलअंसा वबैनहुम, फिर जो ही के सूर फूंक दिया गया, इनके दरमियान फिर कोई रिश्ता न रहेगा और ना वो एक दूसरे को पूछेंगे। हाईलाइट करें और यहाँ एक छोटी सी एक्टिविटी बनाएं। अपने वो रिश्तेदार जिनकी खुशी के लिए रब को नाराज करती हूं, उनके नाम लिखिए और पूछिए क्या क्यामत के दिन वो मुझे पूछेंगे जब रब की पकड़ होगी। और उस वक्त जिनके पलड़े भारी होंगे, वही लोग कामयाब होंगे। क्यामत के दिन पलड़ों को क्या चीज भारी करती है? हदीस में आता है कि अच्छा इखलाक क्यामत के दिन पलड़ों को भारी करेगा। अच्छे इखलाक के नाम पे गुनाह नहीं करने, क्योंकि पिछली आयत से ना हम गलती खाएं कि हम अच्छे इखलाक के नाम पे तो मेरी की थाल पकड़ लेते हैं रिश्तेदारों के घरों में, और अच्छे इखलाक के नाम पे तो फिर हम मिक्स गैदरिंग कर लेते हैं कि चलो कोई बात नहीं ना, भी है वो है। तो याद रखिए, लोगों को अल्लाह को नाराज करके नहीं, अल्लाह की रजा में खुश करना है, फिर बात बनेगी। खुद से पूछिए, मेरी नाम अमाल में क्या ज्यादा है, गुनाह के नेकियां? मेरा नाम अमाल किस दर्जे का है, भारी है कि हल्का? असल बात यह कि जिंदगी में अल्लाह के हुक्मों को मानते जाएंगे, अल्लाह ताला हमारे सारे कामों को माने करवा देगा ठीक, और अगर अपने हाथ पे लेके अल्लाह को नाराज करके करेंगे तो बात नहीं बनेगी। तो अल्लाह हमें हुस्न अखलाक दे, खंदा पेशानी से बात करो। इसी तरह बुखारी की रिवायत है, कलिमतानी खफीफतानी अलल लिसानी, दो कलमे जो जुबान पे बड़े हल्के हैं लेकिन रहमान को बड़े प्यारे हैं, और नामे अमाल में बड़े वजनी होंगे, सुभानअल्लाहि वबिहम्दिही सुभानअल्लाहिल अज़ीम। हदीस में आता है, अल्हम्दुलिल्लाहि तमलौल मीज़ान, अल्हम्दुलिल्लाह कहने से मीज़ान भर जाता है। इसी तरह एक रिवायत में आता है, सुभान अल्लाह कहना निस मीज़ान को भर देता है, यानी इतने बड़े बड़े जो तराजू होंगे ना, आधा भर जाएगा सिर्फ हमारे सुभान अल्लाह कहने से। तो अपनी तस्बीहात का जरा हाल चेक कर ले, पढ़ रहे हैं सुबह शाम की दुआएं, इससे ना पीछे हटे, बहुत सारी तकलीफों से हमें ये दुआएं बचा लेती हैं अल्लाह के हुक्म से। तो फरमाए, वमन खफ्फत मवाज़ीनुहु फलाइकल्लज़ीना खसिरू अन्फुसहुम फी जहन्नम खालिदून, और जिनके पलड़े हल्के होंगे वही लोग होंगे जिन्होंने अपने आप को घाटे में डाल लिया, वो जहन्नम में हमेशा रहेंगे, आग इनके चेहरों की खाल चाट जाएगी और इनके जबड़े बाहर निकल आएंगे, भुनी हुई सिरी, दांत भी बाहर आ जाते हैं, आंखें भी उबल पड़ती हैं। कहा जाएगा, क्या तुम वही लोग नहीं हो कि मेरी आयत तुम्हें सुनाई जाती थी तो तुम इन्हें झुठलाते थे? वो कहेंगे, हमारे रब, हमारी बदबख्ती हम पर छा गई थी, हम वाकई गुमराह लोग थे। ऐ परवरदिगार, हमें यहाँ से निकाल दे। कहाँ से निकलना चाह रहे हैं? जहन्नम से। फाइन उदना फाइन ना जालिमोन, अगर हम दोबारा यही काम करें तो हम जालिम होंगे। क्या इनकी ये बात मान ली जानी चाहिए ना, क्योंकि अच्छी नीयत कर रहे हैं? लेकिन जवाब सुनिए, कालखसौ भी हवला तो कल्लिमोन, अल्लाह ताला जवाब देगा, दूर हो मेरे सामने से, पड़े रहो इसी में और मुझसे बात ना करो। अखसा कुत्ते और सुअर को धुतकारने के लिए लफ्ज आता है, बात भी ना करो, कलाम भी ना करो मुझसे। वजह कसूर क्या है? तुम वही लोग तो हो कि मेरे कुछ बंदे जब कहते थे कि परवरदिगार हम ईमान लाए, हमें माफ कर दे, हम पर रहम कर, तू सब रहीमों से ज्यादा रहीम है, तो तुम उनका मजाक उड़ाते थे, यहाँ तक इनकी जिद ने तुम्हें ये तक बुला दिया कि मैं भी कोई चीज हूँ, और तुम इन पर हंसा करते थे। आज इनके सब्र का मैंने ये फल दिया कि वही कामयाब है। फिर अल्लाह ताला उनसे पूछेगा, बताओ तुम जमीन में कितने साल रहे? तो वो कहेंगे, एक दिन या दिन का भी कुछ हिस्सा ठहरे रहे। काश तुमने उस वक्त जाना होता जब तुमने ये समझ रखा था कि हमने तुम्हें, काश तुमने उस वक्त जाना होता, क्या तुमने ये समझ रखा था कि हमने तुम्हें फजूल ही पैदा किया, पर्पसलेस, एमलेस, वानना को मिले ही नालात उड़ जाऊं, और क्या तुम हमारी तरफ पलट कर नहीं आओगे? बस वाला बरतर है अल्लाह, बादशाह हकीकी, कोई जात उसके सिवा नहीं, मालिक अर्श बुजुर्ग का, और जो कोई अल्लाह के साथ किसी और माबूद को पुकारे जिसके लिए इसके पास कोई दलील नहीं, तो इनका हिसाब इनके रब के पास है। आखिरी जुमला देखिएगा, पहले जुमले से नोट करेंगे, आज सूरत के पहले जुमले से टैली कीजिएगा, इन्नहु ला युफ्लिहुल काफिरून, तो काफिर फलाह नहीं पाते। پہلا جملہ کیا تھا؟ قد افلح المؤمنون. آخری جملہ کہ انہ لا یفلح الکافرون. آخری جملے سے مراد کیا اس سورت کے آخر میں آ گیا؟ کیا پتہ چلا کہ کامیابی کے لیے ایمان لازمی ہے. تو کیا کریں پھر پچھلی زندگی پہ؟ تو اللہ تعالیٰ آخری حکم دیتا ہے، دعائیں مانگو، گناہوں کی معافی. وَقُلْ رَبِّ اغْفِرْ وَارْحَمْ وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ. اور کہہ دیجئے میرے رب درگزر فرما. کوئی نہیں آمین؟ نہیں چاہتے آپ؟ وَارْحَمْ اور رحم کر. وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ اور تو سب سے زیادہ بڑا رحم کرنے والا. یہ تھی سورت مومنون. اللہ تعالیٰ نے ہمیں ایمان کے ساتھ جوڑ دیا. اب ہم خود دیکھیں گے، یہاں سب نے کچھ سوچنا ہے کتنا ایمان آیا، کیونکہ اگلی سورت پڑھنے سے پہلے اپنے ایمان کا محاسبہ کرنا بہت ضروری ہے. اور جو ڈوز اینڈ ڈونٹس کی لسٹ ہے اس کو بھی ٹیلی کرتے رہے ساتھ ساتھ، کہ کیا واقعی حقیقت میں میں ایمان کے تقاضوں کو پورا کرتی ہوں. انشاءاللہ کل سورت نو شروع کریں گے. آپ اپنی دوستوں کو، خاص طور پہ جو بھی ابھی تک قرآن سے نہیں جڑے، تو ان کو دعوت دیجئے کہ قرآن پاک، یعنی سورت نور ایسی صورت ہے کہ جس میں بہت ہی زیادہ احکامات ہیں معاشرتی زندگی کے. کئی پرابلمز ہیں آج انسانیت کو لگے ہوئے، تو اس کا حل ہے. تو جو بھی آنا چاہیں، بچیاں بیٹیاں، جو بھی، ان کو ضرور بلائیے. انشاءاللہ 10:45 پہلا کے حکم سے ہم شروع کریں گے، اور آپ کی کلاس ایز اٹ از 9:45 پہ آپ سب ہوں گے. بلکہ ہم یہ کر سکتے ہیں، آپ لوگ 9:50 پہ کرتے ہیں رول کال آج کل ویک ڈیز میں، تو 45 پہ کل سے کر لیں. دیکھیں قربانی سب لے رہے ہیں، دے رہے ہیں، تو آپ بھی تو دیں نا. تو کل آپ کی ریگولر اسٹوڈینٹس کی رول کال کتنے بجے ہوگی؟ ادھر سب بولے، اتنے برے منہ، قرآن پڑھنے کے بعد ایسے منہ ہوتے ہیں. کتنے بجے ہوگی رول کال؟ سب بولے، آپ بولیں یہ جملہ، انشاءاللہ میں کل 9:45 پہ یہاں ہوں گی. نہیں، یہ جملہ دہرائیں، یہ تو آپ نے میرا کہہ دیا. بولے، سب بولے مل کے، ماشاء اللہ، بارک اللہ. یہ ہوئی نا بات، وہ کہتے ہیں نا کہ جوانوں والی بات، تو یہ کہ ہم 9:45 سے بھی پہلے ہوں گے انشاءاللہ. چلیں، کیسے جاتے ہیں واپس؟ ہنستے ہنستے، ہنستے ہنستے. کس طرح؟ کہ جو سیکھے اس پہ خوشیاں مناتے ہوئے. انشاءاللہ کل سے ہم کوشش کریں گے ایک پارے سے زائد حصہ لیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ایک میسج بھی بھیجتے ہیں لسٹوں کو کل سورت نور کا، ٹھیک ہے؟ رات کو آپ تراوی میں لوگوں کو لکھ کے دے سکتے ہیں کل سورت نور ہے. تو ایک چھوٹا سا ہینڈ آؤٹ بنا لیں جو ایک ہی ساتھ ہو، اور آن لائن پہ بھی انشاءاللہ یہ ہوگا. جزاک اللہ خیر. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. السلام ورحمۃ اللہ وبرکاتہ. یہ استاذہ جی، جزاک اللہ خیر کثیر و احسن الجزا. جی الحمدللہ، ہم نے آج سورہ مومنون کو پڑھا. اس میں سے آپ اپنے لیے پلیز بتائیے کوئی عمل کے پوائنٹس. یہ بہت سے اس میں ہم نے دیکھے. سورہ حج بھی دیکھی الحمدللہ، بہت ہی خوبصورت سورہ. سورہ مومنون، کامیابی فلاح کے نسخے ہم نے دیکھے. کیا کیا نیتیں کی آپ نے اپنے لیے؟ پلیز شیئر کیجیے. زندگی میں لاگو بالکل صحیح لو نکالنا ہے، بالکل صحیح. فلاح پانی ہے، فلاح پانے کے لیے کیا کرنا ہے؟ دین کے بارے میں بحث نہیں کرنی، صحیح. مومن کی صفات پر پورا اترنا ہے، جی بالکل صحیح ہے. انشاء اللہ تعالیٰ اس میں بہت سے مومنین کی ہم نے صفات دیکھی ہیں، اور ہم نے دیکھا کہ ہم نے نیکیوں کی طرف بھاگنا ہے. اور کیوں بھاگنا ہے؟ کیونکہ الحمدللہ کہ اللہ تعالیٰ نے ابھی آپ کو چن لیا ہے. وجی تباکم، اور اللہ تعالیٰ جب چن لیتا ہے تو پھر اس کی انسان کے پھر عمل میں تبدیلی بھی آنی چاہیے. الحمدللہ الحمدللہ بہت سے اس میں عمل کے نقطے ہیں، بہت سے اس میں ہمارے لیے فلاح و کامیابی کے نقطے بھی ہیں، نسخے بھی ہیں. انشاءاللہ ہم نے اب مزید جو جن سے ہمیں ہمارے ساتھ ہی جو ابھی تک جن سے ہم یہ بات نہیں کر سکے، جن کو نہیں بلا سکے، انشاءاللہ ابھی بھی وقت ہے. اور ایک چیز جو ہم نے پہلے بھی جو ہے رمضان سے پہلے کے پروگرام میں، ویلکم رمضان میں بھی اس طرح جی نے شیئر کی تھی، تو اب بھی کہ یہ ہم نے سوچنا ہے، اس پہ ہم نے ضرور غور کرنا ہے کہ کہیں یہ میرا آخری رمضان تو نہیں. اور یہ چیز ہی ہمیں عمل کی طرف راغب کرے گی، اس چیز ہی سے ہم کچھ اپنے لیے مغفرت طلب کریں گے. اس دعا کے ساتھ اب ہم اپنا راستے میں ضرور کرتے ہیں کہ
رب اغفر وارحم وانت خير الراحمين. آمین یا رب العالمین. اپنا خیال رکھیے اور ساتھ اپنے ان ساتھیوں کو بھی یاد کیجیے, ان کو بلائیے اور دعوت دیجیے پلیز, کہ کوئی ایک بھی اگر آ گیا تو وہ آپ کے لیے, آپ کی بخشش کے لیے, آپ کے گناہوں کی معافی کے لیے کافی ہو جائے گا ان شاء اللہ تعالیٰ. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك 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 واتوب اليك. السلام عليكم ورحمه الله وبركاته.